مفتی طارق مسعود کے بیانات کے لیے مفتی صاحب کے آفیشیل چینل مفتی طارق مسعود سپیچز کو سبسکرائب کریں۔
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا وحبيبنا وشفيعنا وسندنا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ولله على الناس حج البيت من استطاع إليه سبيلا ومن كفر فإن الله غني عن العالمين. اس کی آواز تھوڑی سی تیز کر دیں۔ قرآن مجید کی ایک آیت تلاوت کی ہے، اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر اللہ تعالیٰ عمل کی توفیق عطا فرمائے۔ جب اللہ کے کسی حکم کی حکمتیں اور مصلحتیں ہمارے سامنے ہوں تو اس حکم پر عمل کرنا آسان ہوتا ہے، بلکہ اس حکم پر عمل کرنے میں مزہ آتا ہے۔ آج کل آپ نے دیکھا ہوگا، ڈاکٹر حضرات، آپ کو اگر کوئی بیماری ہے، جو سمجھدار ڈاکٹر ہیں ان کی بات کر رہا ہوں، جو بہت اسپیڈ میں لکھ رہے ہوتے ہیں، ٹائم نہیں ہوتا، ان کی بات نہیں کر رہا۔ سمجھدار ڈاکٹر کیا کرتے ہیں، آپ کو بتاتے ہیں کہ آپ کو یہ یہ بیماری ہے، اس کے لیے میں نے یہ میڈیسن، یہ والی یہ بیماری کور کرے گی، یہ یہ بیماری کور کرے گی، آپ کے ٹیسٹ میں یہ آیا ہے، اس کے حساب سے یہ میڈیسن میں نے آپ کو دی ہے۔ اس سے کیا ہوتا ہے، پیشنٹ کو اندازہ ہو جاتا ہے اور اطمینان ہو جاتا ہے کہ یار ڈاکٹر صاحب نے جو بھی کام کیا ہے سوچ سمجھ کے کیا ہے۔ لیکن کچھ ڈاکٹر ایسے ہوتے ہیں، جب آپ کو کوئی دوا دیتے ہیں تو منہ بند ہوتا ہے، بس ٹک 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 لکھا، وہاں سے کھا لو، کھا پھر بھی لیتے ہیں اعتماد کی بیس پہ، لیکن ڈر لگا رہتا ہے، پتہ نہیں کیا دیا ہے، سوچ سمجھ کے دیا ہے، ایسا تو نہیں کہ وسیم کی دوا مجھے پکڑا دی، غفار کی دوا سبکتگین کو پکڑا دی، ایسا تو نہیں ہے، یہ خطرہ لگا رہتا ہے۔ تو جب شریعت کے حکم کی حکمتیں مصلحتیں ہمارے سامنے ہوتی ہیں تو اس حکم پر عمل کرنے میں لطف بھی آتا ہے، مزہ بھی آتا ہے، اور جو حکمتیں ہیں وہ حاصل بھی ہوتی ہیں۔ دیکھیں، اللہ تعالیٰ کے جو احکامات ہیں نا، جو اللہ نے ہمیں آرڈرز دیے، وہ دو طرح کے ہیں۔ کچھ احکام شریعت میں ایسے ہیں جو مقصد نہیں ہیں بلکہ ذریعہ مقصد ہیں، جو خود بذات خود مقصود، منہ سے بول رہے ہیں آپ لوگ، نہیں، بلکہ وہ مقصد تک پہنچنے کا ذریعہ ہے، جیسے جہاد ہے، تبلیغ ہے، اور سفر ہے۔ آپ تجارت کر کے لیے سفر کرتے ہو، پیسہ کمانے کے لیے، اگر آپ کو پتا چل جائے کہ سفر کیے بغیر یہاں میں زیادہ پیسہ کما سکتا ہوں تو آپ پیسے کے لیے کبھی بھی سفر نہیں کرو گے۔ آپ صحت کے لیے کوئی چیز کھاتے ہو، اگر آپ کو پتا چل جائے اس چیز کے چھوڑنے میں صحت زیادہ ہے تو کبھی کھاؤ گے؟ آپ کو صحت کی نیت سے پھر نہیں کھاؤ گے۔ ایسے ہی اسلام نے ہمیں بہت سارے احکام دیے، جہاد کا حکم دیا، اعلاء کلمۃ اللہ، اللہ کے دین کو بلند کرنے کے لیے حکم دیا کہ لڑو، جہاں لڑنے میں فائدے کے بجائے نقصان ہو وہاں لڑائی کا حکم نہیں دیا جائے گا، وہاں جہاد کی آیتیں فٹ ہی نہیں کی جائیں گی، کیونکہ جہاد بذات خود مقصود نہیں ہے، مقصد تک پہنچنے کا ذریعہ ہے۔ تبھی ہم نبی صلی اللہ علیہ وسلم کی سیرت میں دیکھتے ہیں، جہاں آپ کو خیال تھا کہ لڑنے میں فائدہ ہے تو آپ نے لڑائی کو ترجیح دی، جہاں آپ کا خیال تھا جنگ بندی میں فائدہ ہے تو وہاں آپ نے لڑائی کو ٹالا ہے۔ صلح حدیبیہ ہے، یہودیوں سے معاہدے ہیں، تبلیغ کا بھی ایسا ہی ہے، بعض دفعہ تبلیغ بجائے فائدے کے نقصان دے رہی ہوتی ہے، سامنے والا غصے میں ہے، وہ بات سننا نہیں چاہتا، آپ اس کو مسلط ہو کے نصیحت کر رہے ہیں، وہ کلمہ کفر زبان سے نکالنے لگتا ہے، تو ایسے موقع پہ کہا جائے گا بھائی مت کرو تبلیغ، اب وہ کہے نہیں نہیں تبلیغ تو فرض ہے، بھائی تبلیغ بذات خود مقصود نہیں ہے، اس کا مقصد ہے لوگوں کو ہدایت ملے، جب یہی عمل ہدایت کے بجائے گمراہی کا ذریعہ بن رہا ہے تو یہ عمل تھوڑی مقصد ہے، مقصد تو کام ہے، ہمارے ہاں بہت ساری چیزیں کسی کام کو پیش نظر رکھ کر شروع کی جاتی ہیں، پھر کام سائڈ پہ ہو جاتا ہے، وہ ذریعہ مقصد بن جاتا ہے، اچھا یہ حماقت بہت سارے لوگوں میں ہے کہ مقصد کو ہٹا کر ذریعے کو مقصد بنا لینا، پیسہ مقصد ہے سہولت کا کہ آپ کی لائف کیسے گزرے، سہولت سے گزرے، مزے سے گزرے، اللہ نے آپ کو پیسہ دے دیا آپ جہاز میں سفر کر سکتے ہو، آپ پھر بھی بس میں دھکے کھا رہے ہو، اس کا مطلب اوبر کی سیٹنگ کیا ہے، آؤٹ ہے، ابے تو نے پیسہ کمایا کیوں تھا، کھانے کے لیے، تو پھر بھی جہاز کو چھوڑ کر کس میں سفر کر رہا ہے، بس میں سفر کر رہا ہے، تو میں اکثر ایک واقعہ بیان کرتا ہوں نا، میری بائک خراب ہوئی تو ایک موٹر سائیکل والے کے پاس میں گیا، اس سے میں نے کہا بھائی بائک ٹھیک کر دو، وہ کھانا کھا رہا تھا، اس نے کہا کھانے کے بعد کروں گا یہ کام، میں نے کہا مجھے دیر ہو رہی ہے، اس نے کہا کسی اور سے کرا لو، میں نے کہا تمہارا کسٹمر تمہارے ہاتھ سے جا رہا ہے، بہت پرانی بات ہے، تمہارا کسٹمر تمہارے ہاتھ سے جا رہا ہے اور تم پھر بھی کھانے میں لگے ہوئے، اس نے کہا یہ کھانے ہی کے لیے یہ سب کچھ کر رہے ہیں، کھانا ہی چھوڑ کے یہ کرنا ہے، بات خاندانی کی تھی اس نے، اس لیے کئی سال پرانا واقعہ ہے مجھے یاد رکھے، میں نے کہا ویل ڈن، اس کو میں نے کہا بالکل ٹھیک، جو کنجوس مکھی چوس ہوتا ہے نا وہ کھانا چھوڑ کے بائک ٹھیک کرنے لگ جاتا ہے، نہ کھانے کے نہ سونے کے نہ آرام کے، سرکار کا گدا سنا ہے، گدا کہتے ہیں خرکار کے گدھے کی طرح کام کرنا، تو ایسے ہی بعض لوگ پیسوں کی حوث میں اتنا آگے نکل جاتے ہیں کہ وہ یہ سمجھتے ہیں کہ پیسہ بذات خود مقصود ہے، نہ کھانے کے رہتے ہیں نہ پہننے کے رہتے ہیں اور نہ اچھی سواری کے رہتے ہیں، آپ لوگوں نے بعض مشہور لوگوں کو دیکھا ہوگا سادہ پجامے میں گھومتے ہیں ہمیشہ، وہ لوگ کہتے ہیں دیکھو سادگی اس کو بولتے ہیں، سادگی نہیں ہے تمہیں الو بنا رہا ہے، شو مار رہے ہوتے ہیں کہ دیکھو میں کتنا غریب ہوں، اور ہماری قوم کیا کرے، مجھے آج کل غصہ بہت آ رہا ہے، ہماری قوم بہت بے وقوف ہے، بہت معذرت کے ساتھ، ہم لوگ ان چیزوں سے بہت متاثر ہوتے ہیں کہ دیکھو فلاں کتنا سادہ ہے، سادہ پجامے میں گھومتا ہے، بالکل سادہ، چھوڑو یار یہ کسی اور کو بے وقوف بنایا کرو، تمہارے پاس جب پیسہ ہے تو تم سوٹ ٹائی میں گھوم لو، تمہیں کس نے منع کیا ہے، کیوں منہ سے یہ پھوٹ رہے ہو کہ میں بہت ہی سادہ ہوں، بہت بڑی بے وقوف قوم ہے یار جس سے ہمارا واسطہ پڑا ہے، شاید میں بھی اس میں داخل ہوں، میں کسی کو برا نہیں کہہ رہا، بالکل کوئی مجھے لوگ بتا رہے ہوتے ہیں فلاں دیکھیں اتنے بڑے آدمی کتنے سادہ ہیں، سادہ نہیں ہے بے وقوف آدمی ہے، تمہیں بھی الو بنا رہا ہے، بنا کیا رہا ہے وہ، ابھی مسجد کے ممبر پہ مناسب نہیں ہے یار، تمہیں اللہ نے، تم کیا اتنے غریب ہو جو تم ایسے پجامے میں، اور ایسے بہت سے لوگ ہیں، کوئی کسی ایک، کوئی ایک میری مراد نہیں ہے، کچھ مذہبی لوگوں کا کام ہوتا ہے یہ سادگی کے نام پہ منجن بیچنا، کچھ لبرل سیکولر لوگوں کا کام ہوتا ہے، اللہ نے دیا ہے ان کو پیسہ مگر وہ ایسا اپنا لباس رکھیں گے کہ آدمی کا دل چاہتا ہے اس کو زکات دے دے، تو ان منجنوں میں مت آیا کرو، دیکھو نارمل آدمی اللہ کو بھی محبوب ہے، جو نارمل لوگ ہوتے ہیں نا بزرگ بھی وہی ہوتے ہیں، کبھی کسی کے گیٹ اپ پہ نہ جایا کرو کہ حضرت جی اتنے سادے ہیں، ناڑا لٹکرا ہوتا ہے حضرت جی کو پتہ ہی نہیں چلتا، حضرت جی کا پجامہ دیکھو، حضرت جی کی شلوار دیکھو، حضرت جی کی پتلون دیکھو کیسے سیدھے ہیں، یار اگر تیرے پاس نہیں ہے نا کھانے کو ہمیں بتا، ہم تجھے اچھی پینٹ لا کے دے دیں گے، اچھی شرٹ لا کے دے دیں گے، میں دے دوں گا اپنے خرچے پہ انشاءاللہ، ایسے گھننے بنے ہوئے لوگ ہوتے ہیں، مشہور لوگ ہوتے ہیں ایسے گھننے جیسے لگتا ہے کہ بچاروں کے پاس ہماری قوم کو ایک نمبر آدمی پسند ہی نہیں ہے جو دل میں وہی زبان پہ، ایسے لوگ پبلک کو بولو پسند نہیں ہے. اب میں امریکہ جاتا نا چھپ چھپ کے سمندر میں نہاتا، ایک مثال دے رہا ہوں، چھپ چھپ کے سوئمنگ کرتا، چھپ چھپ کے شکار کرتا، چھپ چھپ کے چار شادیاں کرتا، اور یہاں بیٹھتا میں ایسی بنیان میں کہ آپ کو لگتا یار بہت سادہ ہے، خدا کی قسم. کسی اور کی گاڑی میں گھومتا لینڈ کروزر میں، اور یہاں پھٹ پھٹی لے کے جا رہا ہوتا انڈا موڑ پہ پکوڑے خریدنے، پھٹ پھٹی بائک. لوگ کہتے ہیں یار بندہ ایک نمبر ہے، آپ سادگی دیکھو یار اس آدمی کی، اس کو بولتے ہیں یار. یہ قوم کا دماغ خراب ہو چکا ہے، سمجھ رہے ہو؟ جو ہو وہ نظر آؤ بھائی، تم کیوں ناٹک کر رہے ہو؟ ایک صاحب ہیں جاننے والے، اب میرا ٹاپک چینج ہو رہا ہے لیکن کیا کریں یار. جب وہ آتے ہیں نا ان کا ایٹیٹیوڈ بڑا خاندانی ہے، عظیم جیسے شخصیت آ رہی ہے ملنے کے لیے. جب بھی میں ان کو دور سے دیکھتا ہوں میں ایسے کانپنے شروع کر دیتا ہوں کہ مرزا غالب کا کوئی شاگرد زندہ رہ گیا تھا وہ آ رہا ہے. کسی کو کیا پتا کس کی بات ہو رہی ہے، خود ان کو بھی نہیں پتا چلے گا. جب وہ آتے ہیں نا مجھ سے کوئی مسئلہ پوچھنے کے لیے، بات کرنے کے لیے، پہلے گلا صاف کریں گے تاکہ آواز میں ساؤنڈ کلیئر ہو جائے پہلے بالکل، پھر ایسا اسٹائل ماریں گے، ایسی ادب اور بسم اللہ الرحمن الرحیم، اور یہ اسٹائل بنائیں گے. ہیں اچھے نمازی پرہیزگار آدمی ہیں، دیندار آدمی ہیں، امید تہجد بھی پڑھتے ہوں گے، اور بڑے وہ ملا کے نا اس کو اردو کے ایسے ایسے الفاظ جو مجھے پھر بعد میں ڈکشنری دیکھنی پڑتی ہے یار اس کا مطلب کیا ہے. میں اس بندے کو دیکھ کے نا کانپنا شروع کرتا ہوں، یار ٹائم ضائع کرے گا. ابے تو دو منٹ میں مسئلہ پوچھ، سیدھی سادی لالو کھیتی زبان میں پوچھ لے یار، تو جو اللہ نے تجھے نیچرل لب و لہجہ دیا ہے اس میں پوچھو یار. تم کیوں اتنا زیادہ آداب اور تمیز اور اس کا ایک ہیولا بنا کے، مجھے لگ رہا ہے آنے سے پہلے نہا کے غسل کر کے اور شاید پورا تیار ہو کے آتا ہے. بے تکلف آدمی نہ خود ٹینشن لیتا ہے نہ کسی دوسرے کو ٹینشن دیتا ہے، بے تکلف ہو کے زندگی گزارا کرو. ہاں چھچور پنے پر نہ آئے انسان، چھچورا پن اور چیز ہوتی ہے، بے تکلفی اور چیز ہوتی ہے. اور جو اللہ نے تمہیں جیسی مالی حیثیت دی ہے ویسی ہی نظر آؤ، بولو ہم یہی ہیں، جو ہیں ٹوٹل یہی ہیں ہم. جس نے آنا ہے عقیدت کرے، نہیں تو دفاع ہو جائے یہاں باڑ میں جائے. لوگوں کے دل میں اپنی محبت بٹھانے کے لیے، اپنی عقیدت بٹھانے کے لیے اپنا لائف اسٹائل چینج کر لینا، اپنی چال کو چینج کر لینا، بات چیت کا انداز چینج کر لینا. وما ما انا من المتکلفین، نبی صلی اللہ علیہ وسلم کو اللہ نے فرمایا کہ آپ ان کو کہہ دیجئے میں تکلف کرنے والا نہیں ہوں. کل شیء خرج عن حده رجع الى ضده، ہر چیز جو حد سے تجاوز کرتی ہے نا وہ اپنے اپوزٹ کی طرف لوٹ آتی ہے. کیا مطلب؟ ایک ہوتی ہے تواضع، عاجزی، بعض لوگوں میں ہوتی ہے، اچھی بات ہے. حد سے تجاوز کرے گی نا تو یہ تکبر ہے، یہ شو بازی ہے، دیکھنے میں لگے گا عاجز، حقیقت میں شو باز ہوگا، تکبر ہوگا، بڑا بننے کا شوق ہوگا، تبھی نارمل روٹین سے ہٹ کے تواضع دکھا رہا ہوگا. میں ایک دعوت میں گیا تو ایک صاحب مجھ سے بہت عقیدت، بہت عقیدت، اتنی محبت. میں نے کہا کچھ زیادہ ہو گئی ہے، مجھے لگا کہ یہ نا دو نمبر آدمی ہے. میں جب کھانا کھا کے چھوڑ رہا ہوں تو جھوٹا میری پلیٹ میں جو جھوٹا بچا ہوا ہے وہ کھا رہا ہے، انگلیاں چاٹ رہی ہوں. چلو تجھے مجھ سے عقیدت ہوگی. ایک اور بزرگ بیٹھے ہوئے تھے، ان کے نوالا بچ گیا، ان کی پلیٹ لے کے انگلیاں چاٹ رہا ہے. پھر ایک اور بزرگ ان کی، میں نے کہا یہ دو نمبر آدمی ہے، اتنا نیک آج کل مارکیٹ میں شارٹ. یہ ہے حد سے زیادہ عقیدت بڑی ہوئی، یہ دو نمبر ہے، کیش کرا رہا ہے. بعض دفعہ میں جس کسی ملک میں جاتا ہوں نا تو جیسے ہی میں جاؤں گا ایک دم میرا بیگ ایک بندہ لے لے گا، آپ بیگ کائنڈلی یہ شاپر مجھے دے دیں، کائنڈلی یہ جوتے یہ پہن لیں آپ، یہ والے جوتے آپ ہمیں دے دیں. تو اس میں مخلص لوگ بھی ہوتے ہیں، لیکن میرے ایک دم کان جو ہے نا کھڑے ہو جاتے ہیں، اللہ خیر کرے، ابے تو نہیں کر، چھوڑ دے، نہ جان نہ پہچان. बाद में सारे की बात नहीं कर रहा, किसी ने आपको मेरा बैग कंधे में लेके घूमते हुए देखा हो, लेकिन मैं होशियार जरूर हो जाता हूं। 50% चांस होता है कि ये बंदा कैश कराएगा हमें। नॉर्मल रहा करो मेरे भाई, अब बात कहां से कहां चली गई। नॉर्मल लोग सही होते हैं, ये जो गेटअप वेटअप बना के कुछ लोग मंजन बेच रहे होते हैं ना, गरीबों वाला गेटअप बना के पटपटी पे घूम रहे होते हैं कि जी देखो हमारे हजरत इतने सादे हैं। अगर तुम वाकई गरीब हो तो ठीक है भाई, गरीब नहीं हो तुम खरीद सकते हो तो क्यों घूम रहा है पटपटी पे? क्यों ऐसा तूने कपड़े पहने हुए हैं जो लग रहा है किसी से ज़कात से लेके तुझे पहना दिए गए? एक और बात बड़ी जबरदस्त जहन में आई थी, खोपड़ी से ही निकल गई वो बात। तो वमा अना मिनल मुतकल्लिफीन, अल्लाह को तकल्लुफ करने वाले पसंद नहीं है। अच्छा, इसी में एक और बात भी है, कुछ लोग अखलाक का लुबादा ओढ़ लेते हैं, बहुत ही अच्छे अखलाक, यकीनन बहुत अच्छे अखलाक होने चाहिए, लेकिन नॉर्मल होना चाहिए इंसान को उसमें भी, समझ रहे हैं? ये जो बहुत ज्यादा अच्छे अखलाक हो गए ना, ये कोई अफोर्ड नहीं कर सकता इस जमाने में। अल्लाह मियां ने इंसान को गुस्सा दिया है, किसी काम के लिए दिया है ना, या बिला वजह दे दिया? बोलो भाई, क्यों गुस्सा दिया है? गुस्से में इंसान में एक एनर्जी आ जाती है, वो अपने ऊपर जुल्म होने से कमजोर होने के बावजूद ताकत आ जाती है उसमें, और सामने वाला ताकतवर होने के बावजूद उससे डरने लगता है। सामने वाला ताकतवर हो, गुस्से में ना जब आप मजलूम होते हो और गुस्सा आ जाए तो एक एनर्जी पैदा हो जाती है आपके अंदर, सामने वाला डर जाता है, पता नहीं क्या हो जाएगा। ये नेचुरल है, ये अल्लाह ने आपके अंदर आपके डिफेंस के लिए रखा है। बाज़ हज़रात इतना अखलाक पे बयान करते हैं, इतना ज्यादा बयान करते हैं कि प्रैक्टिकल लाइफ में उस अखलाक को अफोर्ड करना मुमकिन नहीं होता। क्यों कुरान कह रहा है? अच्छा, मियां बीवी के हुकूक में भी बाज़ दफा बहुत ज्यादा गुलू किया जाता है, बहुत ज्यादा बैलेंस। देखो, इस उम्मत की खासियत पता है क्या है? وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا, अल्लाह कहते हैं हमने तुमको बैलेंस उम्मत बनाया है, एतदाल, ना ऐसे अखलाक के ईसाइयों की तरह के एक थप्पड़ मारो तो दूसरा गाल आगे कर दो। अल्लाह मियां ने कहा है कि एक थप्पड़ मारा है तो तुम्हारे लिए जायज है कि तुम भी उसी स्पीड के साथ जितनी उंगलियां उसने तुम्हारे गाल मुबारक पे चिपकाई है बिल्कुल उसी स्पीड के साथ तुम भी अपनी उंगलियां उसके गाल पे चिपका सकते हो। पूरा पूरा उधार अगर ना रखो तो ये तुम्हारे लिए ये भी जायज है। अब इसमें इसका नहीं है कि वो उसके दिल पे क्या गुजरेगी, वो काफिर ना हो जाए, वो उसका हेडेक है। क्यों हो रहा है भाई तू? हजरत उमर रजी अल्लाह तआला ने एक बहुत बड़ा बादशाह था, पता नहीं कौन था, किसी कंट्री का नाम मेरे जहन से निकल गया। उसने किसी अदना से सहाबी के साथ कोई ज्यादती कर ली, हजरत उमर ने फरमाया कसास लेंगे तुमसे, बदला है भाई इसका। उसने कहा मैं इतना बड़ा आदमी? उन्होंने कहा भाई जितने भी बड़े, वो मुर्तद होके भाग गया। अब हमारे यहां कुछ सूफी मिजाज लोते ना, कहते देखो यार माफ कर देते अच्छा था, इतना बड़ा आदमी मुर्तद हो गया, माफ कर देते। भाई वो करना उसका काम है जिसको जिसके साथ जुल्म किया है, वो माफ करे उसको ये भी इख्तियार है, ना करे उसको ये भी इख्तियार है। इसका मुर्तद होना ना होना ये ऐसा अमल नहीं है कि इसकी वजह से हम इसके साथ शरीयत में रियायत कर देंगे। हम शरी हुदूद के अंदर रहते हुए किसी के इस्लाम को बचा सकते हैं, शरी हुदूद से बाहर निकलने की इजाजत नहीं है। लोग मुझसे कह रहे होते हैं मेरी बीवी खुदकुशी की धमकी दे रही है अगर मैं दूसरी शादी करूं, तो मैं उनसे कहता हूं ये तुम्हारा हेडेक है, टेंशन कितनी तुम बर्दाश्त कर सकते हो, लेकिन अगर वो खुदकुशी कर ले गुनाह तुम्हें नहीं होगा, ये ध्यान में रखना, गुनाह नहीं होगा उसको हराम मौत का गुनाह जरूर होगा, तुम्हें गुनाह नहीं होगा। तुम्हें जब होगा जब तुम भी टेंशन में आके खुदकुशी कर लो। एक अपने अंदर ना एक क्वालिटी पैदा करो, किसी के रोने से कभी मुतासिर ना हो। जिसने ये क्वालिटी पैदा कर ली ना, लोग तो कहेंगे सख्त दिल, पत्थर, समझ रहे हो? हमेशा किसी पे तर्स खाओ दलाइल के तजजिए के बाद, फिर फैसला करो कि कौन सही है और कौन غلط ہے. کبھی کسی کی چیخو پکار سے، رونے دھونے سے اور جذباتی پن سے کبھی متاثر نہ ہو. ہماری قوم ناروں سے، جذباتی باتوں سے، جذباتی تقریروں سے، رونے دھونے سے بہت متاثر ہوتی ہے. یار زبردست، یہ ہے ایک نمبر. سمجھتے ہو کہ نہیں سمجھتے؟ میرے سامنے جب کوئی آ رہا ہو نا، ظلم سنا رہا ہو اور رو رہا ہو، میرا دل لگتا ہے اس کو چماٹ ماروں چیز کے. مارتا نہیں ہوں لیکن دل کیا کرتا ہے. جو بات ہے نا ٹو دا پوائنٹ، دو اور دو چار کی طرح بتا، فالتو ٹائم نہیں ہے ہمارے پاس. کوئی خاتون کا ہے نا کہ میرے شوہر نے یہ کیا، رو رہی اور رونے کی، اب خاتون کو کیا دھمکی دے آدمی. محترمہ آپ ٹو دا پوائنٹ بات کریں، ٹو دا پوائنٹ بات کریں، اپنا بھی ٹائم بچائیں اور میرا بھی ٹائم بچائیں. کیا ظلم کر رہا ہے وہ مرد؟ اگر رونا دھونا ہاں ہو اچھل رہا ہے، آرام سے بیٹھ جائے، آرام سے. یہ تیرے باپ کا، یعنی کہنا تو نہیں، یہ کہتا نہیں ہوں لیکن دل چاہ رہا ہوتا اس کو بولوں، یہ تیرے باپ کا گھر نہیں ہے، ہمارا آفس ہے، آرام سے آرام سے. تمیز کہتا نہیں ہوں، یہ اسٹائل نہیں ہوتا میرا، اتنے بھی بدتمیز نہیں ہم. تو آرام سے جو ٹو دا پوائنٹ بات ہے، جو پوچھی جائے وہ بتائیں، یا تو ہمیں بڑھانا بناتے. تو یہ جو اخلاق کی بھی بات ہے، دیکھو اللہ تعالیٰ نے، اب آج کل لبرل اور سیکولر لوگ میاں بیوی کو جوڑنے کے لیے نا ایک تحریک چلا رہے ہیں، محبت سے رہو، محبت سے رہو، محبت سے رہو، محبت سے رہو، ایک دوسرے کی رسپیکٹ، ایک دوسرے کی عزت. اتنا زیادہ اس کو کچھ مذہبی لوگوں نے بھی اس کو اتنا پروموٹ کیا ہے کہ اتنا زیادہ اس کو بڑھایا ہے. یہ جب ممکن ہے، جب دونوں طرف سے ایک دوسرے کے حقوق کا خیال رکھا جا رہا ہو. جہاں بھی ایک طرف سے معاملہ اوپر نیچے ہوگا تو اس کو بیلنس کرنے کے لیے دوسری طرف سے بھی معاملہ آڑا ترچا ہوگا. سمجھتے ہو کہ نہیں سمجھتے؟ جہاں ہمیں قرآن و سنت میں یہ ملتا ہے کہ نبی صلی اللہ علیہ وسلم جہاں سے امی عائشہ برتن سے منہ لگا کے پانی پیتی، نبی صلی اللہ علیہ وسلم بھی وہیں سے پانی پیا کرتے تھے. جہاں ہمیں یہ ملتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے پوری زندگی کبھی کسی زوجہ پر ہاتھ نہیں اٹھایا. جہاں ہمیں یہ ملتا ہے کہ نبی نے فرمایا تم میں سب سے اچھا وہ ہے جس کے اپنے گھر والوں کے ساتھ اخلاق اچھے ہیں. یہ سب باتیں بالکل صحیح حدیث سے ثابت ہیں. لیکن وہاں ہمیں قرآن میں یہ بھی ملتا ہے واللاتی تخافون نشوزہن، جو بیوی جائز باتوں میں تمہاری اطاعت نہیں کرتی. تو پہلا تو اللہ نے حکم دیا بھائی برداشت کرو، سب چیزیں دنیا میں انسان کو نہیں مل جاتی. فَإِن كَرِهْتُمُوهُنَّ فَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا. اگر تم ناپسند کرتے انہیں، عین ممکن ہے، بہت ساری چیزیں ایسی ہوتی ہیں جو تمہیں ناپسند ہوتی ہیں لیکن اللہ نے اس میں بہت ساری خیریں رکھی ہوتی ہیں. اسی مضمون کو نبی نے بیان کیا اِنَّ الْمَرْأَةَ خُلِقَتْ مِنْ ضِلْعٍ وَإِنَّ مِنْ أَعْوَجِهَا أَعْلَاهَا، کہ اللہ نے عورت کو پتلی سے پیدا کیا ہے، پورا سیدھا اس کو نہیں کر سکتے، پورا سیدھا کرنے میں گئے تو طلاق کے علاوہ کچھ بھی حاصل نہیں ہوگا. تو اسی طرح برداشت کرنا ہے. اصل اصول یہ جہاں قرآن نے بیان کیا لیکن بیلنس کیا ہے. اللہ نے فرمایا پھر بھی اگر ناقابل برداشت تکلیف دے رہی ہے تمہیں وہ، تو پھر اللہ نے تین اسٹیپ بیان کیے. فعظوہن، پہلا اسٹیپ اللہ نے بیان کیا محبت سے سمجھاؤ، نصیحت کرو. دوسرا اسٹیپ اللہ نے بیان کیا پھر بھی اگر باز نہیں آتی اور تمہارے لیے اس کے اس عیب کو برداشت کرنا ممکن نہیں ہو رہا، کتنی سخت اذیت دے رہی ہے تمہیں، وَاهْجُرُوهُنَّ فِي الْمَضَاجِعِ، تو اس سے دوری اختیار کر لو، ناراض ہو جاؤ، روٹھ جاؤ. پھر بھی بعض خواتین پہ اثر ہی نہیں پڑتا آپ کے ناراض ہونے سے، پھر اللہ نے کیا فرمایا وَاضْرِبُوهُنَّ، پھر ان پر ہاتھ بھی اٹھا سکتے ہو. تو یہ بھی تو اسلام ہے. یہاں ہمارے سیکولر لوگ بولتے ہیں یہ کیا اسلام، مرد کو عورت پہ ہاتھ اٹھانے کی اجازت دیتا ہے. جب مرد سربراہ ہے تو دنیا میں کوئی ایسا سربراہ آپ نے دیکھا جو آرڈر تو دے، آرڈر منوانے کی پاور نہ ہو اس کے پاس تو وہ سربراہ تھوڑی، وہ تو خانسامہ ہے پھر. نہیں ہے میرا خیال بات سمجھ میں، وہ سربراہ یا خانسامہ ہوا پھر وہ؟ جب وہ کوئی بات آپ کی نہیں مان رہی ہے، نان نفقہ شریعت نے آپ کے ذمہ ڈال دیا، تو اس کو بھی تو کچھ پابند کیا ہے نا کہ وہ بھی تو کچھ آپ کی مانے، وہ ایک نہیں مان رہی آپ کی. طلاق دینے میں آپ کو پتا ہے کہ آج کل کیا ہوتا ہے؟ पहले भी बहुत कुछ होता था, आजकल तो ऐसा बेड़ा गर्क होता है मर्द का भी औरत का भी। तो सेकुलर लिबरल लोगों के पास इसका कोई हल नहीं है, वो कहते हैं बर्दाश्त करो। ये ऐसी बातें हैं जो ग्राउंड रियलिटी से मैच नहीं करती। कहते हैं अच्छा आदमी हुई है, एक ईसाई से मेरा मुनाजरा हुआ पादरी से, मैंने कहा औरत ये 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 कर रही हो, क्या करेगा, कहने बर्दाश्त करे। मैंने कहा अल्लाह के बंदे वो बात कर जो कॉमन सेंस की हो, आपके मां बाप को गालियां दे रही है वो, आप क्या बर्दाश्त करो। तो बस वो बर्दाश्त बर्दाश्त ऐसा नहीं है भाई, जब सरबरा बनाया है तो सरबरा वो सरबरा सरबरा नहीं होता जिसके पास अपने ऑर्डर को नाफिज करने की ताकत ना हो, नहीं है। लिहाजा जिनको अच्छी औरतें मिल गई उनके तो मजे हैं, जिनको थोड़ी सी आड़ी तिरछी मिली वो तो बेड़ा गरक, वो कहता है यार मैं खान थामा ज्यादा अच्छा था, मैं साहब के यहां मुलाजमत करता था, वहां भी दही अंडे आलू टमाटर लेकर आता था, साहब भी मेरी नहीं सुनते थे, टाइम पे तनख्वाह देते थे, यहां तो तनख्वाह भी मैं ही दे रहा हूं इसको, खर्चा भी मैं ही दे रहा हूं, और खानसामा भी कौन बना हुआ है, मैं बना हुआ हूं। तो ये कहने की हद तक बहुत जबरदस्त बातें ग्राउंड रियलिटी से मैच बोलो नहीं करती हैं ये। इसलिए हम लोगों से ये कहते हैं कि भाई सबसे अच्छे अखलाक वाला वो है जिसके अपने घर में सबसे अच्छे अखलाक हैं। नबी दावत पे गए हैं तो फरमाया कि मेरी जौजा को भी बुलाओगे तो दावत पे जाऊंगा वरना नहीं, ये नबी का असल हुक्म यही है। लेकिन सब सारी उंगलियां बराबर नहीं होती, सारी उंगलियां बराबर नहीं होती हैं, इससे तो खानदानी निजाम टूटेगा, खानदानी निजाम तबाह बर्बाद होगा जो कि हो रहा है। तो इसलिए जहां बच्ची को रुख्सत करके घर से भेजो ना, उसे ये भी सिखाओ, जहां अपने बेटे को सिखाओ कि ये बीवी के हुकूक हैं, वहां अपनी बेटी को भी सिखा दो कि बेटा शौहर जब तुम्हें कोई बात कहेगा ना जो जायज मुतालबा हो तुमने पूरा करना है, नहीं किया उसको सख्ती की इजाजत है, फिर रोते हुए ना आना घर में। मेरे सामने जब केस आता है ना औरतें ये फिर बहुत चीखती है मेरे मियां ने मुझ पर हाथ उठाया है हाथ उठाया है। अक्सर हमारे स्कॉलर एकदम जज्बाती हो जाते हैं ऐसे मौके पे, और जो सालिसी का किरदार कर रहे होते हैं एकदम एक्साइटेड हो जाते हैं, यार वो मर्द मर्द का बच्चा नहीं है जो औरत पे हाथ उठाए, इंतहाई दर्जे का कमीना है। भाई पहले बयान तो सुनो किस बात पे हाथ उठाया है, दूसरी तरफ का बयान तो सुनो, आप बयान सुने बगैर आप एकदम कैसे फैसला कर रहे हो। एक साहब ने इसी तरह का भाई हाथ तो बनता ही नहीं है हाथ उठाने का, तो मैंने कहा वाकई नहीं बनता, हाथ उठाना कोई शरीफ लोगों का काम नहीं है, हम भी ये बात मानते हैं, अच्छे लोगों का काम नहीं है कमजोरों पे हाथ उठाना। लेकिन स्पेसिफिक जब भी कोई केस आए हमारी सोसाइटी में क्या होता है, जरा सा कहीं आ गया ना हाथ उठाया है बस मर्द हमेशा के लिए जलील हो जाता है, कोई पूछने वाला नहीं है उससे कि भाई क्यों उठाया क्या हुआ, नहीं जी ये बंदा ही दो नंबर है। उसका नतीजा ये निकलता है मर्द फिर बीवी के गुलाम बन के जिंदगी गुजारते हैं, और उसके बाद पता है क्या होता है, ऐसा नहीं होता कि वो गुलाम बन जाए, प्रैक्टिकली मर्द गुलाम बन ही नहीं सकता, वो कंप्रोमाइज कर लेता है कि ठीक है, वो फिर इधर उधर जाके मुंह मारता है, वो फिर उससे दिल लगाना छोड़ देता है, कहता जाओ खर्चा पानी लो दबाओ यहां से। हमारे एक रिलेटिव का केस आया सामने, तो चूंकि वो मेरे सामने ही शादी हुई सारे हालात में जानता हूं, वो इतना ज्यादा उनकी बीवी बदअखलाकी, बाज औरतें बहुत ज्यादा खराब जबान की होती हैं, जैसे बाज मर्द भी होते हैं। अब लोग कहते हैं मर्द है तो औरत क्या करेगी, सरबरा पे कभी नहीं हाथ उठाया जाता, खूब समझ लो, आपका बॉस गलत सलूक कर रहा है आप हाथ उठाओगे उस पर, ये नेचुरल नहीं है, अंग्रेज के अंग्रेज फितरत से हट गया है, जिस कौम ने होमोसेक्सुअलिटी की इजाजत दे दी आप उससे पूछोगे कि फितरत क्या है, वो तो कहेंगे मर्द और औरत बराबर हैं। अगर मर्द को ये राइट है कि इंतहाई शदीद जरूरत में औरत पे हाथ उठाए तो कहते हैं फिर औरत को भी राइट है, हम कहते हैं नहीं औरत के पास ये राइट नहीं है। दुनिया में कहीं भी इक्वालिटी की बेस पे कोई कंट्री नहीं चलता तो कोई घर चल सकता है, बोलो है भाई कोई घर चल सकता है मुसावात की बेस पे, दुनिया में कोई ऐसा मुल्क देखा जहां सरबरा को तो इजाजत हो कि मातहतों को पनिशमेंट करे, मातहतों को भी इजाजत हो कि सरबरा के सर पे जब चाहे डंडा मार दे जाके, کبھی دیکھا آپ نے؟ اور سارے برابر ہوں، سب کے سیم حقوق ہوں، وہاں ایس ایچ او اور ڈی ایس پی میں فرق ہی نہ ہو، کبھی دیکھا آپ نے؟ نہیں جی، ڈی ایس پی تو ڈانٹ سکتا ہے ایس ایچ او کو، ایس ایچ او کیوں نہیں ڈانٹ سکتا؟ اس کا بھی وہی سیم حق ہے بھائی. تھانے کا سارا سیٹ اپ کیا ہو جائے گا؟ بولو نا، برباد. جب بھی کوئی کہا کرے نا مرد اور عورت برابر ہیں انسانیت کی روح سے، تو آپ ان سے بولا کرو ایس ایچ او اور ڈی ایس پی برابر ہیں ایز اے انسان، ٹھیک ہے نا؟ وزیر اعظم اور عوام برابر ہیں ایز اے انسان، صدر مملکت اور پبلک برابر ہے ایز اے انسان، بریگیڈیئر اور میجر برابر ہیں ایز اے انسان. لہذا بریگیڈیئر کو بھی اپنے ماتحت فوجیوں پہ کوئی سختی کی اجازت نہیں ہے، اور اگر ہے تو پھر ماتحت فوجیوں کو بھی اجازت ہے، وہ بھی جب چاہے بریگیڈیئر سے اٹھک بیٹھک لگوا لے. وہ بولے بریگیڈیئر صاحب آپ نے آرڈر غلط دیا تھا، 10 ڈپس لگاؤ یہاں پہ. دنیا میں ایسا پاگل کوئی نہیں ہوتا جیسے یہ سیکولر اور لبرل لوگ فضول قسم کی باتیں کرتے ہیں، اور گھروں کا بیڑا غرق کر رہے ہیں یہ. تو اخلاق اخلاق کی ایک لمٹ ہے بھائی، وہ تمیز سے زندگی گزارو نارمل. میں تو سب کو یہی کہتا ہوں بھائی، میں جتنا آپ کو میڈیا پہ نظر آ رہا ہوں نا، اتنے اچھے اخلاق والا کوشش کرتا ہوں اتنا ہی ہوں، لیکن ہماری بھی کیا ہے، ایک لمٹ ہے. اس کے بعد پھر ہم سے بھی آپ بدتمیزی ہی توقع رکھیے گا، ہم ربڑ کے لوہے کے بنے ہوئے انسان نہیں ہیں. تو اللہ میاں نے اجازت دی ہے ایسے موقع پہ، اگر مرد اگر ظلم کر رہا ہے تو پھر اس کا حکم یہ ہے کہ بھائی خلا کا مطالبہ کرو، یا تو اس کے ساتھ رہو یا اس سے علیحدگی کا مطالبہ کرو، نہیں رہنا ایسے آدمی کے ساتھ، یہ ٹھیک ہے. خواتین کہتی ہیں کہاں جائیں گے ایسے آدمی کو چھوڑ کر، تو یہ میرا قصور نہیں ہے، یہ اس بات کا قصور ہے کہ سوسائٹی میں تعدد زوجات کا رواج نہیں ہے، جس کی وجہ سے رشتے مارکیٹ سے شارٹ. یہ اسلام کا قصور نہیں ہے، صحابہ کے دور میں ایسا ہوتا تھا، عورت نے خلا لیا ادھر 10 رشتے اس کے لیے لائن میں کھڑے ہوتے تھے. اب عورت مجبور ہے، ظالم آدمی کو برداشت کر رہی ہے جیسے تیسے ہو، تو کیوں برداشت کر رہی ہے؟ اس کو پتا ہے طلاق لی اس سے تو کہیں کہیں بھی نہیں رہیں گے، تو وہ چرسی بھی کو بھی برداشت کر رہی ہے، شرابی کو بھی برداشت کر رہی ہے. تو یہ اسلام کا قصور نہیں ہے، یہ قصور اس بات کا ہے کہ ہم نے آدھے احکام اسلام سے لے لیے اور آدھے احکام ہندوؤں سے لے لیے، تو وہ آپس میں ایڈجسٹ بولو نہیں ہو رہے. تو اسلام کو چینج نہیں کیا جائے گا، اپنے آپ کو اور اپنی سوسائٹی کو چینج کیا جائے گا. زیادہ شادیوں کا رواج ڈالا جائے گا تاکہ عورت اگر ایک مرد سے تنگ ہے تو وہ مجبور نہ ہو اسی کے ساتھ رہنے پر. یہ نہیں کہا جائے گا کہ جیسے میاں ہاتھ اٹھا سکتا ہے تم بھی تھپڑ مار سکتے، نہ نہ نہ، یہ نہیں ہو سکتا. سو یہ کہا جائے گا بھائی اگر یہ ظالم ہے، حقوق ادا کرنے پر آمادہ نہیں ہے، یا تو کمپرومائز کرو یا اس سے علیحدگی لو. علیحدگی کے لیے اس کو آمادہ کیا جائے گا، اس کے بہت سارے طریقے ہیں، وہ ابھی میرا ٹاپک نہیں ہے. تو علیحدگی کے بعد 20 رشتے تمہارے لیے لائن میں کھڑے ہوں گے، جہاں چاہو کرو. صحابہ کے دور میں طلاق یافتہ عورت کی 10 دفعہ شادی ہو سکتی تھی، بیوہ عورت کی 20 دفعہ شادی ہو سکتی تھی، ان کے لیے رشتوں کا کبھی کوئی مسئلہ کھڑا نہیں ہوا. ہمارے یہاں عورت کو پتا ہے، میں ایسی عورتوں کو جانتا ہوں نامرد آدمی ہیں، پتا ہے کبھی بھی زندگی میں اولاد نہیں ہوگی. 20 سال اس نامرد کے ساتھ گزارا کیے کہ اللہ اللہ کر کے تو شادی ہوئی تھی، اب اگر اس سے ڈیورس لی ہم نے تو جائیں گے کہاں، ہم طلاق کا دھبا لگے گا. اور پھر اس کا صلہ اس بیچاری عورت کو یہ ملا کہ 20 سال کے بعد اسی مرد نے شک کرنا شروع کر دیا کہ یہ اتنی عافیت کے ساتھ میرے ساتھ 20 سال گزار کیسے دیے، ایسے تو نہیں اس کے غلط تعلقات ہیں، یعنی اس کی وفا کا یہ صلہ دیا اس کو. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو سوسائٹی کا وہ حل اصلاح کا بتاؤ جو اسلام نے دیا ہے، جو فطرت سے میچ کرتا ہے. کہیں بھی لمٹ کو کراس کرنے کی کوشش مت کرو، سمجھتے ہو؟ تو اس طرح کا نا لوگ، تو ہم نے وہ اخلاق رکھ بولا ہی نہیں ہے جو ہم افورڈ نہ کر سکے. ابھی کیا ہوا ہے، ہم جامعۃ الرشید میں ظہر کی نماز پڑھ کے بیٹھے، ایک استاد کے ساتھ میٹنگ تھی، بڑے سینئر استاد، میٹنگ چل رہی ہے، ایک بندہ آیا السلام علیکم، دوسرا آیا السلام علیکم. بھائی تم دیکھ رہے ہو ایک بندہ بیٹھا ہوا ہے کسی بات چیت میں، آپ محبت میں کر رہے ہو، میں تو برداشت کر رہا تھا، انہوں نے ٹھیک ٹھاک سنا دی جو میرے ساتھ بیٹھے ہوئے تھے. انہوں نے بولا جاؤ یہاں سے، آپ دیکھ نہیں رہے ہو یار، کیوں بار بار آپ کسی کے معاملات میں ٹانگ اڑا رہے ہو؟ میں نے کہا شکر ہے آپ نے کر دیا، میں کرتا ویڈیو بنا کے مارکیٹ میں بدنام کر دیتا کہ دیکھو ممبر پہ کیسے اخلاق ہیں اور یہاں کیا کر رہے ہیں، بدتمیزی سے بات کر رہے ہیں. تو بدتمیزی سے بات بھی واجب ہے، سمجھتے ہو کہ نہیں سمجھتے؟ اگلا کو بھی تو خیال کرنا چاہیے نا. اگر کوئی بندہ کسی جگہ میٹنگ چل رہی ہے کسی کھلے ایریے میں، तो उसको बार बार जा जाके अस्सलाम वालेकुम, बिल्कुल ऐसे लग रहा था जैसे नेजा निकाल के ना मेरे पेट में घूम रहा है। तो हद एक हद तक चलेगा ना ये, क्या ख्याल है? छोड़ो आप, मौलाना अशरफ अली थानवी रहमतुल्लाह की किताब है आदाब मुआशरत। क्या नाम है उसका? आदाब मुआशरत। गोरों में जो अखलाक है ना इस वक्त, जो जाहिरी अखलाक है, तो उन्होंने 150 साल पहले, 100 साल पहले वो लिखे हुए हैं, वो कुरान और सुन्नत से, गोरों को देख के नहीं, कुरान और सुन्नत को देख के। वो बिल्कुल वही अखलाक है जो आज यूरोप और अमेरिका में जिसको फॉलो किया जाता है। वो कभी भी किसी शख्स के काम में टांग नहीं अड़ाते। एक बूढ़े आदमी थे ना, उन्होंने एक बच्चा सिगरेट पी रहा था, उसको जाके कहा बेटा सिगरेट पीने से उम्र कम हो जाती है। उसने कहा मेरे दादा तो 99 साल के थे। उसने क्या वो सिगरेट नहीं पीते थे? कह रहे वो किसी के काम में टांग नहीं अड़ाते थे। समझ रहे? खैर बच्चे ने गलत कहा, ऐसे मौके पे तो तंबी बनती है, लेकिन इतनी बात तो सही है ना। तो भाई हर चीज में क्या है, एक हद है, लिमिट है। ऐसा नहीं हो सकता कि आप किसी को सताते रहे। और फिर लोग पता है क्या करते हैं, जब कोई ऐसे बड़े स्कॉलर इस तरह बदतमीजी करते हैं तो उनके बयानात उनको सुनाना शुरू कर देते हैं कि देखो कितने अखलाक की बात आप कर रहे थे। मैं डिफेंस में गया हूं, बड़ा अच्छा तजुर्बा रहा वहां मेरा, होटल में बैठा हुआ हूं तो मैंने देखा लोग तंग नहीं कर रहे हैं। मैं तो बड़ा इंस्पायर हुआ यार डिफेंस वालों से, तमीज से बैठे हुए हैं। एक आदमी की मेरे आई कॉन्टेक्ट हुआ, जैसे हुआ उसने कहा, मैंने कहा इतना अच्छा लगा यार। वो भी जब आई कॉन्टेक्ट हुआ ना मुस्कुराए, हम भी मुस्कुराए, क्योंकि इतनी तमीज से बड़े अरसे के बाद बैठना नसीब हुआ था। तो उसकी मुस्कुराहट पे दिल चाह रहा था कि 1000 मुस्कुराहटें कुर्बान कर। साहिल था ना उस बंदे का, नहीं छेड़ा उसने ना, हालांकि फैन था, अकीदतमंदों में से था, आके बैठा। उसको पता है यार ये किसी अपने काम से आए हैं, इनको तमीज से यहां बैठने दो। बैठे हुए गपशप हो रही है, हम भी यूं वो भी यूं, अचानक आई कॉन्टेक्ट आधे घंटे बाद। मैंने कहा वेल डन, जो मुस्कुराहट थी ना मेरा दिल चाह रहा था मैं जाके उसको गले मिलूं, खानदानी आदमी। तो खैर ये कहां से कहां बात चली गई मेरे भाई। तो ये जो लिमिट है ना हर चीज में, तवाज़ो में लिमिट होनी चाहिए, समझते हो? इखलास में भी क्या होनी चाहिए? लिमिट। बाज लोग इखलास के चक्कर में काम ही छोड़ देते हैं, कुर्बानी नहीं कर रहे, दिखलावा आ रहा है दिमाग में, छोड़ दे कमबख्त जाके बछड़ा लेकर आ कुर्बानी कर, दिखलावा आ रहा है। नमाज किसी दिन खुशू खुजू से पढ़ी तो लोगों ने थोड़ी तारीफ कर दी, दिखलावा आ रहा है, नमाज ही नहीं पढ़ रहे। छोड़ दे यार तू खुशू खुजू से पढ़, लोग तारीफ कर रहे हैं, करने दे उनको, लिफ्ट बोलो मत कराओ, आ रहा है आने दे, कुछ नहीं होगा। इतना बड़ा बुजुर्ग क्यों बन रहा है तू कि जरा सा भी दिखलावा ना है? जो खुद से आ रहा है आने दो, आप थोड़ी जान के कर रहे हो काम, नहीं छोड़ा पहले ही हम सुस्त, कोई दुनिया के किसी काम के हैं हम लोग? गोरा ये तहकीक के बगैर के दिखलावा आ रहा है कि नहीं आ रहा, वो काम को फोकस करके उसने अपने मुल्क को कहां पहुंचा दिया। हम काम करते नहीं है, सुस्त है, थोड़ा सा काम शुरू किया ये आ रहा है वो आ रहा है, तकब्बुर आ रहा है, तवाजो आ रही है, और ढीले हो गए काम में। काम का आदि बनाओ अपने आप को, ये दिखलावे विखलावे खुद बखुद ही मार्केट से शॉर्ट हो जाते हैं। रेया ऐसी चीज नहीं जो जबरदस्ती चिपक जाए आपके साथ। अगर ये दिखलावा, इसको दिखलावा बोलते तो नबी सल्लल्लाहु अलैहि वसल्लम क्यों साहबा की तारीफें करते कि तुम ये अच्छा अमल। हजरत अबू हुरैरा ने कहा या रसूल अल्लाह मैं जब कोई नेक अमल करता हूं लोग मेरी तारीफ करते हैं, मुझे खुशी होती है, क्या ये दिखलावा है? फरमाया नहीं, ये आखिरत की का बदला बाद में मिलेगा नेकी पर, ये दुनिया में अल्लाह की तरफ से बदला है कि लोग तारीफ करते हैं। लोगों की तारीफ, लोगों के दिल में मोहब्बत, ये भी तो एक नेमत है ना। अबे क्या हो गया, देखो दुनिया की नेमतें भी तो नेमत होती हैं कि नहीं होती? हर वो नेमत जिससे दिल खुश हो वो अजाब है या नेमत है? देखो आपका जूस पीने का दिल कर रहा था, बेगम करेले का जूस बना के ले आई, आप एक घूंट मुंह में गया, आहा कड़वा, क्या गुस्सा आएगा ना आपको, और वो रूह अफजा डाल के कोई बड़ा अच्छा सा शरबत बना के ले आई, आपने पिया, इंजॉय करना शुरू किया, यार अल्लाह का शुक्र, बेगम तुम्हारा भी शुक्रिया, तुमने इसमें लीमू भी डाल दिया, और वगैरह वगैरह, और जबरदस्त शुक्र अदा करोगे ना आप अल्लाह का भी और बेगम का भी। अब आज भी अगर खोपड़ी खराब हो गई है ना तो फिर पता है आप, यानी मसाला ज्यादा लग गया है, दुनिया की मोहब्बत, दुनिया मुसाफिर खाना होने का मसाला क्या लग गया है, एक तो दुनिया मुसाफिर खाना है इतना जितना शरीयत ने बताई है, आगे बढ़ोगे ना, जैसे मैंने कहा ना अमेरिका में इतने खूबसूरत घर, तो किसी ने कहा आप एक तरफ कहते हैं दुनिया मुसाफिर खाना, दूसरी तरफ बोलो इतने खूबसूरत घर, तो मैंने कहा दुनिया मुसाफिर खाना होके भी घर खूबसूरत हो सकते हैं, इसमें कौन सी ऐसी टेंशन वाली बात है भाई। तो मुसाफिर खाना होने का मतलब तो समझो। तो अब आपका बयान सुन सुन के आपकी खोपड़ी हो गई आउट, जितना शरीयत ने दुनिया को मुसाफिर खाना समझने का कहा है आप थोड़ा उससे ज्यादा समझने लगे। तो आपने कहा चूंकि मुसाफिर खाना है लिहाजा लाइफ को अब इंजॉय करना ही नहीं है, क्योंकि मुसाफिर खाना है, अब करेले के जूस पीने हैं और शरबत बुजूरी से क्या करना है, अवॉइड करना है। तो बेगम ने रूह अफजा लाके दिया, आपको बड़ा मजा आया, आपने कहा थ्रू 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 बेगम तुम मेरे दिल में दुनिया की मोहब्बत पैदा कर रही हो, हैं? तुम ये चाहती हो कि मैं अय्याश बन जाऊं और मुझे इसे पी के एक सुकून मिल रहा है, इससे मेरे अंदर तकब्बुर पैदा होगा, इससे मैं दुनिया का आशिक बन जाऊंगा, लालची बन जाऊंगा, ऐश परस्ती पैदा होगी, हटाओ इसको करेला लेकर आओ। जब करेले का पिया कड़वा, तकलीफ तो होगी ना, चाहे दुनिया को जितना भी मुसाफिर खाना समझो, करेला पीने से कभी भी खुशी नहीं। खाने से तो फिर भी मैं बहुत शौक से करेला खाता हूं, करेले के साथ भिंडी या गोश्त मिला, जूस मेरे अंदर पीने की अभी तक हिम्मत पैदा नहीं हुई। क्या हुआ भाई, बैठ जाए बैठ जाए। अब बेगम ने लाके करेले का जूस पिलाया आपको, आपका कड़वा, आप कह रहे हैं बेहतरीन अल्लाह की नेमत, क्योंकि इसे पी के मौत की कड़वाहट याद आ रही है मुझे, रूह इसी तरह से निकलेगी कड़वेपन के साथ, इसे पी के दुनिया का मुसाफिर खाना होना मुझे समझ में आ रहा है। अगर इंसान की बच्ची होगी ना, उसी वक्त खुला का केस फाइल कर देगी वो, क्या ख्याल है भाई। तो खूब समझ लो, आपने नेक अमल किया, लोग आपकी तारीफ करें, इससे आपका खुश होना ये नेचुरल है। अगर खुश नहीं हो रहे, इसका मतलब तुम्हें करेले से मजा आएगा और रूह अफजा में तुम्हें मजा नहीं आएगा, तुम्हारी तो खोपड़ी ऊपर से क्या हो गई है, आउट हो गई है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि ये दुनिया की नेमत है, जब इंसान नेक अमाल करता है, हदीस में आता है कि जब इंसान नेक अमाल करता है, क्या मजेदार हदीस है, बड़ा मजा आता है इसे सुन के, तो अल्लाह ताला फरिश्तों से कहते हैं, जिब्रील से कहते हैं कि देखो ये बंदा नेक अमल कर रहा है, मैं इससे मोहब्बत करता हूं, तुम भी इससे मोहब्बत करो। तो जिब्रील उससे मोहब्बत करना शुरू, फिर फरिश्तों से कहते हैं तुम सब मोहब्बत करो, फरिश्ते भी क्या करते हैं मोहब्बत, फिर अल्लाह उसकी मोहब्बत को जमीन पे उतार देते हैं, लोग भी उससे मोहब्बत करना शुरू कर देते हैं। तो ये नेकी पर आखिरत में अजर बाद में मिलेगा, दुनिया का अजर बोलो पहले। इब्राहिम अलैहिस्सलाम ने अल्लाह से दुआ मांगी, वजअल्ली लिसान सिदकिन फिल आखिरीन, ए अल्लाह मुझे ऐसा बना दे कि मेरे दुनिया से जाने के बाद भी लोग मेरा जिक्र खैर करें, अच्छे अल्फाज में मुझे याद करें। समझते हो कि नहीं समझते हो, तभी तो कुरान कहता है सलामुन अला इब्राहिम, सलामुन अला नूहिन फिल आलमीन, सलामुन अला इलियासीन, सलामुन अला मूसा व हारून, ये सारे पैगंबर दुनिया से जा चुके हैं, लेकिन अल्लाह कह रहे सब पे सलामती, जिन जिस पैगंबर का भी नाम आता है अलैहि सलाम लगाया जाता है, जिस सहाबी का नाम आता है रजी अल्लाहु अन्हु लगाया जाता है, तो ये इनके नेक अमाल का दुनिया में अजर है। तो काम को फोकस करना चाहिए, हज अभी हो रहा है ना, वहां भी बहुत से हाजियों को बार बार अजीब अजीब से वसवसे, भाई तू फोकस करो किसको, काम को। रिया उस वक्त इबादत के अमल को बर्बाद करती है कि जब आपके जहन में अल्लाह की रिजा का तसव्वुर ही ना हो, आप खालिसतन पब्लिक ही के लिए कोई अमल कर रहे हैं, कि अगर पब्लिक ना होती तो आप वो अमल सिरे से करते ही नहीं। उसके अहकाम है, अभी मेरा ये टॉपिक नहीं है, अभी तो सिर्फ ये बताना मकसद है कि हम में से हर शख्स नॉर्मल लाइफ से हटा हुआ है। समझते हो कि नहीं समझते, तो नॉर्मल बन के जो जिंदगी गुजारता है अल्लाह उसे तकब्बुर से भी महफूज रखते हैं, रयाकारी से भी महफूज रखते हैं, डिप्रेशन से भी, बोलो महफूज, क्योंकि डिप्रेशन में अक्सर वो लोग जाते हैं जो अंदर कुछ बाहर कुछ और, अक्सर डिप्रेशन में वो जाते हैं, क्योंकि उनको अपना वो ना वो जो उन्होंने लुबादा ओढ़ा हुआ होता है ना, या तो पजामे वाला लुबादा गरीबों वाला, वो मेंटेन रखना बड़ा मुश्किल होता है। झूठ बहुत बोलेंगे फिर वो लोग, बातें ऊटपटांग बहुत करेंगे। जो आदमी पहले दिन से ही सीधी सीधी बात कर रहा हो आखिर तक, उसी पे कायम रहता है। समझते हो, उसूल ही ऐसे नहीं पेश करो पब्लिक के सामने जिन उसूलों पे आपके लिए खुद कायम रहना मुश्किल हो जाए। एक और स्कॉलर अभी कुछ दिन पहले आए, वो बड़ी तमीज से ना इंटरव्यू रिकॉर्ड करवा रहे हैं, तो मुझे इतनी तमीज इतनी हजम ही नहीं होती, अल्लाह बचाए यार, शायद मैं बदतमीज हूं, अल्लाह खैर करे, क्या हो रहा है। बहुत ज्यादा तमीज से कोई स्कॉलर बात कर रहा हो ना तो मुझे डिप्रेशन से होने लगती, मुझे लगता है कि इसको जाओ इंसान का बच्चा बन सीधी तरीके से बता, क्यों इतना इतना नेक है तू, अगर है तो अपना अपना अल्लाह से मामला रखना। असल में वो सही होंगे उम्मीद है, लेकिन मैंने इतने फ्रॉडिये देख लिए ना तमीज वाले इतने फ्रॉडिये देख लिए कि मुझे थोड़ा सा वो खफकान कल्ब एक बीमारी है, थोड़ी गाढ़ी उर्दू है, तो मुझे होने लगती है उनसे कि ड्रामा ना हो ये। एक और चीज ध्यान में रखो, जिसकी जो बुराई है वो बुराई करो, जिसकी जो अच्छाई है वो अच्छाई। मेरे अमेरिका के दौरे से मुझे बहुत सारे असबाक मिले, दौरे से इतने नहीं मिले, उस दौरे के जो क्लिप आए ना मार्केट में उस पे बहुत सारे असबाक मिले उन कमेंट से। जैसे मैंने कहा वो दिखाया इतनी खूबसूरत बिल्डिंग, लोग कह रहे हैं दुनिया मुसाफिर खाना, मुफ्ती साहब क्या दिखा रहे हो। मुझे लगा कि मुसाफिर खाना का कॉन्सेप्ट लोगों के दिमाग में गलत सॉफ्टवेयर इंस्टॉल हो गए। उनकी किसी चीज की तारीफ कर दो, काफिर की तारीफ हो रही है, काफिर की क्या हो रही है, तारीफ हो रही है। कोई बुराई कर दो तो सेकुलर लोग बोलते हैं ये बुरे होते तो इतनी तरक्की क्यों करते हैं। तो बहुत सारी चीजें सीखने को मिलती है ना, इनमें एक अहम बात करके बस मैं आगे चलता हूं। एक चीज बहुत सारे मजहबी लोगों ने मेरे दौरे पर नेगेटिव कमेंट्स किए हैं। मैंने कहा ना कि उन लोगों का एक पॉजिटिव पहलू है कि मैं तबलीग के नाम पे गया हूं और मुझे वीजा भी दिया, इमिग्रेशन में भी कोई प्रॉब्लम नहीं हुई। ये एक पॉजिटिव चेहरा है कि अगर वो स्टेट सेकुलर है तो सच्ची मुच्ची में क्या है, सेकुलर है, ये मजहबी आजादी है। ठीक है, खास लेवल पे जाके शायद वो भी पाबंदियां और ऐन मुमकिन है आगे मुझ पे भी पाबंदियां लगा दें। अब तक की रिपोर्ट के मुताबिक एक बड़ा मुस्बत चेहरा सामने आया, तबलीगी जमातें भी जाती हैं। समझते हो कि नहीं समझते? मुझे पता है लोगों ने क्या कमेंट्स किए, कोई एक भी नहीं जो कह रहे हैं सुभान अल्लाह, यानी वो कमेंट्स में कह रहे असल में आप जैसे फजूल लोग जिन्होंने कोई सिस्टम की तब्दीली की बात तो वहां जाके करनी नहीं है, तो आपको वीजा ना देने में उनका क्या नुकसान है। असल में जो इनकलाबी जहन के स्कॉलर्स होते हैं ना उनको नहीं वो वीजा देते, आपने क्या जाके नमाज रोजे की तरकीब देनी है, शादियों की तरकीब देनी है, तो इससे उनकी सेहत पे कोई फर्क नहीं पड़ता। ये मजहबी लोगों की तरफ से ये कमेंट्स बहुत कॉमन है, समझते हो, बहुत अहम बात है, इसको खोपड़ी में बिठा लो अच्छी तरीके से। बिल्कुल मुल्क के अंदर भी ऐसा ही है, आप पाकिस्तान में ऐसी तकरीरें करें कि FIR कटे, जेलों में जाएं और किसी काम के ना रहें, और फिर एजेंसियां आपके सॉफ्टवेयर अपडेट करके फिर वो काम करवाएं जो एजेंसियां चाहती हैं, इसको हमारे यहां बहादुरी समझा जाता है कि हक डंके की चोट पे बयान करता है, ये नहीं देखता कि इससे इसका रिजल्ट क्या निकल रहा है। हक परस आदमी इनकलाब की बात करता है, और ये होते हैं इनकलाबी लोग, और फिर ये जेलों और जाहिर है फिर तो गिरफ्तारियां भी होंगी। और ये मौलवी आज तक कभी जेल नहीं गया, आज तक कभी पुलिस मोबाइल नहीं आई इसको उठाने के लिए, इसको हर मुल्क का वीजा मिल रहा है, इसका मतलब इन तिलों में तेल नहीं है। जिसको काफिर भी इजाजत दे रहे हैं अपने मुल्क में आओ तबलीग करो, ये खूब समझ लो अच्छी तरह से। देखो हमारे कुछ मजहबी लोगों की खोपड़ी हो गई है आउट, जो चीज पॉजिटिव थी ना वो उसको क्या समझते हैं, नेगेटिव। मसलहत से काम करना कि आप काम कर सकें, ये किसी स्कॉलर की पॉजिटिविटी है कि वो काम कर रहा है सोसाइटी में, और ऐसी बातें करना कि एक दफा बात की और उसके बाद बात करने के काबिल ना रहे, ये कोई कमाल नहीं है। जब भी आप किसी स्टेट में इनकलाब की बात कर रहे हो ना कि पूरा सिस्टम यूं उठा के उलट दूंगा, या तो एजेंसी के आदमी हो आप, या एजेंसियों ने आपको ढील दी हुई है कि तू सिस्टम की कोशिश तो करना। उनको पता होता है इन तिलों में तेल है नहीं, लिहाजा उन्होंने छोड़ा हुआ होता है। जब भी कोई बात करे ना इनकलाब की बात, इनकलाब की बात, आप उससे कहे तुम्हारे पास इनकलाब का पैकेज क्या है। बातें करने पर कोई गवर्नमेंट दुनिया में पाबंदी नहीं लगाती। बहुत से लोग कह रहे हैं कि अमेरिका में और यूरोप में जो इनकलाब की बात करते हैं उन पर पाबंदियां लगती हैं, जो इनकलाब की बात नहीं करते उन पर पाबंदियां नहीं लगती। काम कौन कर रहा है, इनकलाब की बातें करने वाले या बातें ना करने वाले, काम कौन कर रहा है? बोलो ना भाई, क्या हो गया? काम वो कर रहा है जो बातें नहीं कर रहे, और जो बातें कर रहे हैं वो 40 साल से बातें करने नहीं फेंक रहे हैं। किया उन्होंने 40 साल 50 साल में भी, जब से पाकिस्तान बनाए एक ढेला भी काम नहीं किया उन्होंने। समझ में नहीं आ रही मेरा ख्याल पर। और इन मुल्कों में जो इतने पावरफुल कंट्रीज हैं, जहां परिंदा पर नहीं मार सकता, वहां मुसलमान जो मिनोरिटी में अगर इनकलाब की बातें करेंगे वो तुम्हें छोड़ेंगे? बोलो ना क्या हो गया। वो कहेंगे कमबख्तो, हमने तुम्हें जो वीजा दिया है इसलिए कि तुम आके हमारी जड़ें काटो, ये कोई अकलमंदी का काम होगा? मुझे लग रहा है आप लोग को गर्मी लग रही है बहुत ज्यादा, या शायद मैं ज्यादा जज्बाती हो गया हूं। अब मैं दोबारा आराम से बयान, इतने चीखने चिल्लाने की जरूरत क्या है? ये बात आराम से भी तो कही जा सकती है ना। अब मैं आराम से कहता हूं ये बात दोबारा से, वो कैंसल हो गया जो अब तक मैंने कहा था। मुझे एक बात बताओ, तुम्हें किसी कंपनी में जाते हो, तुम कैमरे लगे हुए हैं चारों तरफ, तुम्हें देखा जा रहा है, कंपनी ने तुम्हें अंदर घुसने की इजाजत दे दी, स्कैन करके आंखें वांखें चेक करके सब कुछ, एक एक चीज उनकी तुम्हारी उनके कंट्रोल में है, और ये भी देख लिया कि यहां आके ऐसा तो नहीं हमारा निजाम बदलने के लिए कोई ऊटपटांग कोई ऐसी हरकत करे जिससे हमारा ही बेड़ा गर्क हो जाए। सब कुछ सेट करके कंपनी ने तुम्हें अंदर घुसाया, तुमने वहां जाके बॉस बदलने की बातें शुरू कर दी। उनको पता भी है ये हो नहीं सकता कि उनसे ये बातें ना छुपे, तो या तो तुम्हें बॉस ने खुद बिठाया है कि मुझे बदलने की बात कर, जो जो तेरा साथ देगा ना, तू तो चूंकि मेरे कहने पे ये काम कर रहा है तुझे कुछ नहीं कहूंगा, जो जो साथ दे उसके नाम नोट कर ले, पहली फुर्सत में उसको लटकाना है हमने, क्या ख्याल है? गलत तो नहीं कह रहा? या फिर आप परले दर्जे के बेवकूफ हो गए, जिस बॉस ने आपको अंदर घुसने दिया, आपका आई स्कैन हो रही है, आपके बायोमेट्रिक हो रहा है, आपका आपका थंब स्कैन हो रहा है, एक एक चीज आपकी रिकॉर्ड हो रही है, और आप वहां जाके बात कर रहे हो उनके सिस्टम को बदलने की, तो ये इनकलाबी लोग नहीं है। जहन में रखो ये बात, ये इनकलाबी लोग नहीं है, ये ऊपर से फारिग लोग हैं जो अपने जैसे चंद बेवकूफों को अपने गिर्द इकट्ठा कर लेते हैं, खुद भी मरते हैं, अपने साथ बहुत सारे बेवकूफों को भी मरवाते हैं, और फिर मुसलमानों के लिए एक नासूर बनके मुसलमानों का मुस्तकबिल भी इन मुल्कों में दाव पे लगा देते हैं। वहां की हुकूमतें कहती हैं हमने इन कमबख्तों को जो मजहबी आजादी दी है ये इस काबिल नहीं है कि इनको ये आजादी दी जाए, इनका इतना जर्फ नहीं है कि इस आजादी को ये बर्दाश्त कर सकें, जिसका नतीजा ये पावर में तो वही लोग हैं, हम थोड़ी है पावर में, जिसका नतीजा ये निकलेगा कि कल मुसलमानों का मुस्तकबिल इंतहाई भयानक होगा। फिर समझते हो कि नहीं समझते? तो जब भी कोई अपने मुल्क में या दूसरे मुल्क में इनकलाब की बात करे, आप उससे कहो इनकलाब का ग्राउंड रियलिटी से मैच होने वाला कोई सूटेबल पैकेज लेकर आओ। ये लफ्ज याद रखो, न्यूटन के कानून की तरह मेरे ये अल्फाज याद कर लो, खाली आखिरी लफ्ज याद नहीं कर लेना, जैसे सरदार जी ने कहा ना बच्चे से कि तुम्हारा न्यूटन का कानून सुनाओ, उसने कहा आखिर से याद है, आखिर से सुना तो उसने कहा इज कॉल्ड न्यूटन्स लॉ। समझ रहे हो? तो ऐसे याद नहीं करना जब भी कोई, क्योंकि पाकिस्तान में यूनिवर्सिटियों में ऐसे स्कॉलर बहुत पनप रहे हैं जो बच्चों को कहते हैं कब तक चुप बैठे रहोगे, इनकलाब इनकलाब, चुप नहीं बैठना, हमने कोशिश करनी है, सूटेबल कोशिश करनी है जो ग्राउंड रियलिटी से मैच कर रही हो। ایسا کوئی کام نہیں کرنا کہ لینے کے دینے پڑ جائیں. تو یہ لفظ یاد کر لیں, جب بھی کوئی کہے نا سسٹم کو بدلو, سسٹم کو چینج کرو. یہ مذہبی اسکالر تو صرف نکاح طلاق کے مسائل بتاتے ہیں, چار چار شادیوں کی بات کرتے ہیں, ان کو تو ساری دنیا میں ویزے بھی مل رہے ہیں, آ رہے ہیں جا رہے ہیں, اس لیے تو مل رہے ہیں. یہ انقلاب کی بات نہیں کرتے, نظام کی تبدیلی کی بات نہیں کرتے. اس کو بولا کرو تو نے کیا تیر مار دیا ہے اور تیرے پاس کیا پیکج ہے نظام کی تبدیلی کا. باتیں پھینکنے پر گورنمنٹ, پھر میں جذباتی ہو گیا یار, باتیں پھینکنے پر گورنمنٹ کی طرف سے کوئی پابندی, پتہ نہیں میں اپنے آپ کو کنٹرول, پراٹھے سے زیادہ کھا لیے میں نے. باتیں پھینکنے پر گورنمنٹ کی طرف سے کوئی پابندی نہیں, پھینکتے رہو. جب گورنمنٹ دیکھے گی نا کہ پھینکنے کے ساتھ ابھی اس نے عمل بھی کرنا شروع کر دیا ہے, عمل بھی شروع کر دیا ہے, تو پھر کل آپ کے سافٹ ویئر کیا ہوں گے, اپڈیٹ ہوں گے. ہم نے بہت دیکھے ہیں یار, ہم کوئی اسی سوسائٹی میں پیدا ہوئے ہیں اور مذہبی لوگوں میں ہی ہم نے زندگی گزاری ہے, کالج میں بھی زندگی گزاری, مذہبی لوگوں میں بھی. ہمیں بہت کچھ پتا, اتنے بیوقوف ہم ہیں نہیں جتنے آپ کو بیانات سے لگتا ہے کہ ان کو شاید شادیوں کے علاوہ کچھ نہیں آتا. ابھی کچھ دن پہلے یونیورسٹی کے لڑکے آئے, بہت بڑی یونیورسٹی تھی وہ انقلاب, اور پھر میں نے جب ان کو بتایا نا, انہوں نے کہا اچھا. پھر جب میں نے ان کو چیزیں بتائی ہیں چیزیں, تو پھر ان کو پتا چلا مفتی صاحب کے پاس شادیوں کے علاوہ بھی بہت کچھ رہتا ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ تو یہ سارے منجن دیکھے ہوئے ہم نے, انقلاب, خلافت, سسٹم کی تبدیلی, یہ سب چیزوں سے ہم گزر چکے ہیں, سمجھتے ہو؟ اور ہم نہیں, ہمارے اکابر ہندوستان میں وہ چپ تھوڑی بیٹھے تھے. 100 سال انگریز نے حکومت کی اور انگریز کے خلاف لڑائیاں ہمارے علماء نے کی ہیں. آج جتنے اسکالر باتیں کر رہے ہیں نا خلافت کی, جو لبرل قسم کے لوگ ہیں یا جن کا علماء سے لنک نہیں ہے, ان کے باپ دادا میں کسی نے کیل بھی نہیں ٹھوکی ہوگی, ایک پٹاخہ بھی نہیں چلایا ہوگا انگریز کے خلاف. ہمارے پاس شہدا کی ایک طویل فہرست ہے, کبھی اکیلے میں ملو تو میں اپنے اکابر میں جو شہید ہوئے ہیں نا ان کی فہرست بتاؤں گا, تمہارے ہوش اڑ جائیں گے. جن کے خونوں سے ہم نے خوشبوئیں بھی سونگی ہیں. سمجھتا ہے کہ نہیں سمجھتا؟ اتنے بیوقوف ہم ہیں نہیں جتنے نظر آ رہے ہیں. سمجھتے ہو؟ ابھی تھوڑا میں نے آرام سے کہا, یہ جذباتیں ہونے لگا تھا لیکن تھوڑا نارمل ہو گیا. تو علماء سے اپنا تعلق قائم کرو میرے بھائی. یہ انقلاب اور نظام کی تبدیلی کوشش کرنی چاہیے لیکن سوٹیبل طریقے سے, وہ سوٹیبل طریقہ جو گراؤنڈ ریئلٹی سے میچ کرتا ہو, اسباب کی دنیا میں جس کا نتائج نکلنے کی امید ہو. لوگ کہتے ہیں ہم نتیجے کے مکلف نہیں, ہم کام کے مکلف ہیں. غلط, آپ نتیجے کے مکلف ہو. سمجھتے ہو کہ نہیں سمجھتے؟ کچھ کام ایسے جن میں ہم کام کے مکلف ہیں, جو عبادتیں مقصودہ کہلاتی ہیں. نماز عبادت مقصودہ ہے, روزہ عبادت مقصودہ, یہ رکھنا ہی رکھنا ہے, اس میں نتیجے کے مکلف نہیں ہے. لیکن کچھ کام ایسے ہیں جن میں اسباب مقصود نہیں ہے, کام مقصد ہے. تو کام اگر ہوگا تو سبب اختیار کیا جائے گا, کام اگر لگ رہا ہے کہ نہیں ہوگا کبھی بھی سبب اختیار نہیں کیا جائے گا. قرآن نے کیوں کہا ہے کہ اگر تم کمزور ہو, تمہاری طاقت آدھے سے کم ہے, تو تم نہیں لڑ سکتے دشمن سے. بھائی اللہ کہہ دیتے تم جتنے بھی کمزور ہو لڑو, میں آسمان سے مدد نازل کروں گا. اللہ نے کہا اِن یکم منکم مئۃ یغلبوا مئۃین, آدھے ہوگے تو دگنے پہ غالب کر دوں گا. یہ کیوں کہا ہے قرآن نے؟ آدھے سے کم ہوگے تو اللہ کی طرف سے کوئی وعدہ نہیں ہے. دیکھو میدان جنگ میں فرار اختیار کرنا حرام ہے, لیکن علماء نے لکھا ہے کہ اگر کوئی ساتھی بچھڑ گیا ہو اکیلا میدان جنگ میں, اب اس کو پتا ہے میں اکیلا کچھ نہیں کر سکتا, اس کے لیے میدان جنگ سے بھاگنا جائز ہے. کیونکہ یہ بھاگنا نہیں کہلائے گا, یہ اپنے آپ کو بچانا کہلائے گا. بھائی شریعت کیوں نہیں کہتی کہ اکیلے ہو تو کیا ہوا؟ کتنی دفعہ اللہ نے ایک آدمی کو ہزاروں پر غلبہ دیا ہے, تو ایک ہے تو ہزاروں پر غلبہ حاصل ہو جائے گا تیرا. وہ کہے گا اللہ تو نے دیا ہے, ابھی بھی دے گا ہی نہیں دے گا مجھے پتا نہیں, ابھی بتا دے گا تو میں لڑوں گا. غالب تو یہی ہے کہ ایک آدمی 10 سے بھی نہیں لڑ سکتا. تو ایسے موقع پہ بھاگنا بھی جائز ہے میدان جنگ سے, کیونکہ اب یہ خودکشی ہے. تو آدھا علم ہمیشہ خطرناک ہوتا ہے. آج کل کے جو اسکالرز آ رہے ہیں بہت سارے, آدھا آدھا علم ہے, ایک چیز دیکھ لی نبی کی سیرت کی, دوسری نہیں دیکھی. تو یہاں دیکھو سبب بھی مقصد, سبب مقصد نہیں ہے یہاں پہ. تو انقلاب, نظام کی تبدیلی یہ رزلٹ ہے, تبدیلی کا طریقہ یہ سبب ہے. تو طریقہ ایسا بتاؤ جس سے سبب مرتب ہونے کا ہمیں اسباب کے درجے میں یقین ہو. اگر یقین نہیں ہے تو چھوڑ دو اس سبب کو, غلط ہے وہ سبب. इसकी मैं मिसाल देता हूं, आप डॉक्टर के पास गए, मुझे ये मसला है गुर्दे में पथरी है, डॉक्टर ने मेडिसिन दी, आपने कहा डॉक्टर साहब इस मेडिसिन से कितने चांसेस है कि मेरा गुर्दा ठीक हो जाएगा, डॉक्टर कह रहे कोई चांस नहीं, यह 1% चांस है। अच्छा डॉक्टर साहब इसके साइड इफेक्ट कितने, साइड इफेक्ट तो ये कि हो सकता है गुर्दा ही निकालना पड़ जाए, आपने कहा डॉक्टर साहब मैं नहीं खा रहा, डॉक्टर कह के देखो तुम असबाब के मुकल्लफ है, नतीजा किसके हाथ में है, अल्लाह के हाथ, तो ये बेमौका दलील हो गई कि नहीं हो गई। यहां कहा जाएगा डॉक्टर साहब यहां मकसद शिफा है, दवा मकसद नहीं है, शिफा का गालिब गुमान हो तो दवा दो, नहीं है तो मैं नहीं खाऊंगा, मैं पागल थोड़ी हूं। डॉक्टर कहे तुम्हें अल्लाह पे तवक्कुल नहीं है, नतीजा अल्लाह पे छोड़ दो, हम सिर्फ सबब के मुकल्लफ हैं। बात सही है लेकिन हम वहां सबब के मुकल्लफ हैं जहां सबब मकसद होता है, जहां मुसबब मकसद होता है, नतीजा मकसद होता है, वहां सबब जरिया मकसद है, जरिया कभी भी मकसद नहीं होता। समझते हो कि नहीं समझते हो? और फिर डॉक्टर दवा भी वो नहीं दे रहा है जो पेनाडोल शेनाडोल दे रहा हो, दवा भी वो दे रहे जिसके साइड इफेक्ट बहुत खतरनाक है, ऐसी दवा में तो शिफा का इम्कान भी होगा ना, उस पर भी नहीं खाएगा आदमी, कहेगा 99% चांस है शिफा का तो लूंगा मैं। ये जो आजकल के स्कॉलर कह रहे हैं ना कि ये तरीका इख्तियार करो, निजाम को यूं करके पलट दो, इसमें शिफा का चांस तो 1% भी नहीं है, साइड इफेक्ट इतने खतरनाक हैं, इतने खतरनाक, कत्लो गारत जितना इस्लाम दुनिया में रह गया है इसके भी खत्म होने का खतरा है, इतना जुल्म होगा मुसलमानों के ऊपर अगर ये तरीका इख्तियार किया। मैं गया हूं यूरोप अमेरिका में देख के आया हूं, कुछ मुसलमान वहां तमीज से बैठ नहीं रहे हैं, इनकलाब इनकलाब के ना पर्चे बांट रहे होते हैं अंदर ही अंदर। मैं उनसे कहता हूं, लोगों से कहता हूं, इनसे बच के रहो भाई, ये तुम्हें जो आजादी मिली हुई है ना ये बढ़ेगी नहीं, ना इनकलाब आएगा, ये तुम्हारे साथ वो सुलूक करना शुरू कर देंगे जो चाइना के शहर, क्या नाम है उसका, नहीं यार वो चाइना के एक मशहूर शहर है ना जहां बहुत जुल्म हो रहा है, शिंकियांग या है मेरा ख्याल है कि शिंकियांग इस तरह करके, तो चाइनीज जबान ही है आंग चांग करके, खैर तो मशहूर शहर है, तो जो जुल्म वहां हो रहा है ना उस नौयत का जुल्म शुरू हो जाएगा, और फिर पनाह मांगोगे, जो करने का काम है वो नहीं कर रहे, वहां भी नहीं कर रहे मुसलमान। करने का काम क्या है, जो यहूदी ने किया था 1960 में 50 में, यहूदी माइनॉरिटी में थे अमेरिका में, यहूदियों ने कहा कि हम इंतहाई थोड़े हैं, यहूदी ऐसा बेवकूफ नहीं हमारी तरह इनकलाब इनकलाब की बातें करके अपने ऊपर पाबंदियां लगवा ले। उसने गवर्नमेंट को कहा कि हमसे ज्यादा आपका दुनिया में कोई खैरख्वाह नहीं है। वो एजुकेशन में बिजनेस में आगे बढ़े, ब्यूरोक्रेसी तक पहुंचे, फौज में पहुंचे, अदलिया में पहुंचे, हुकूमतों में पहुंचे, 50-100 साल की लॉन्ग टर्म पॉलिसी बनाई यहूदियों ने वहां पे। हमारे जैसे बेवकूफ स्कॉलर उनके यहां नहीं थे, क्योंकि यहूदी ग्राउंड रियलिटी पे बिलीव करता है। इस गजा में तो पिट रहा है, वो अल्लाह की मदद है, क्योंकि जालिम है ना, वो अल्लाह की मदद है। तो अब क्या है, लॉन्ग टर्म पॉलिसी बनाई, जिसका नतीजा ये निकला कि वहीं के पढ़े लिखे लोगों की बात कर रहा हूं, ये अखबार और न्यूज चैनल की रिपोर्ट्स नहीं है, जो वहां के हालात देख रहे हैं सुबह शाम, कहते हैं कि माइनॉरिटी में होते हुए अपने मजहब को अपने कल्चर को भी बचाया और पूरा अमेरिका अपने हाथ में ले लिया। आज पूरा अमेरिका इसराइल के खिलाफ एहतजाज कर रहा है, लेकिन पॉलिसियां अमेरिका में बन रही हैं इसराइल के फेवर में। आदमी हैरान होता है, हर अंग्रेज इसराइल के खिलाफ है, पूरा कंट्री इसराइल के खिलाफ है, तो फिर ये कौन है जो फेवर किसको कर रहा है, इसराइल को। आदमी हैरान होता है, हैरान होने की बात नहीं है, यहूदी ने अपनी खोपड़ी को इस्तेमाल किया, और हमारे मजहबी स्कॉलर खोपड़ी के अलावा सब कुछ इस्तेमाल कर रहे हैं। जो चंद मजहबी स्कॉलर हैं जो यूनिवर्सिटियों में बगावत, निजाम की तब्दीली, इनकलाब, और ये मौलवी सिर्फ वजू और सिंजा के मसाइल सिखा रहे हैं, ये निकाह तलाक के मसाइल, मियां बीवी के हुकूक, तुम तो वो भी नहीं सिखा रहे, तो तुम जो कुछ कर रहे हो ना इसका अंजाम बहुत भयानक है। लॉन्ग टर्म पॉलिसियां बना के एजुकेशन में जाओ, अदलिया में जाओ, फौज में जाओ, ब्यूरोक्रेसी में जाओ। अकलियतों ने यही तो किया है, आज हम अपने मुल्क में अकलियतों के गुलाम क्यों बने हुए हैं, उन्होंने स्कूलों को फोकस किया है। हमारे अमेरिका में क्या हो रहा है, मस्जिद आप बनाना शुरू कर दो सब पैसा देंगे, कोई इवेंट रखो कि मुसलमानों का 50 साल के बाद फ्यूचर क्या होगा, उसके लिए पॉलिसी बनाने के लिए कोई इवेंट रखो, 5 रुपए किसी की जेब से चंदा नहीं निकलता। हाँ आप ऐसा इवेंट रख लो कि मैं इंकलाब लाना चाहता हूं, जो जो लाइन में आ जाए फिर देखो भाई किला कैसे रहे। कह रहे बस उठो, कब तक घरों में बैठे रहोगे, उठ के कहां जाऊं, किधर जाके सर फोड़ूं, कोई बम दे किधर जाके रखे आऊं। हम असबाब के मुकल्लफ नहीं है, हम असबाब के मुकल्लफ हैं, नतीजे के एक मंजन उनके हाथ में होता है, हम नतीजे के मुकल्लफ हैं, असबाब के मुकल्लफ नहीं है। तो खैर कहां से कहां बात चली गई, मैं जल्दी से बात को समेट के खत्म करता हूं, क्या करें यार। तो बस हमारी कौम का मसला सिर्फ और सिर्फ किसका है, खोपड़ी का। इल्म की भी कमी एक तो बड़ा मसला, जिसको जो इल्म नहीं है वो उस लाइन में घुसा हुआ है, ये बहुत बड़ा मसला है। प्रॉपर वे में मदरसे में इल्म हासिल नहीं करते और कहते हैं ये दीन का इल्म कोई मौलवी है इसके ठेकेदार है, पता नहीं है मौलवी ठेकेदार। तभी तो हम कहते हैं कि हरेक के लिए जायज है मदरसे में दाखिला। देखो मेडिकल साइंस का इल्म अगर कोई आदमी क्लिनिक खोल के टीके लगाना शुरू कर दे और दलील ये दे कि क्या डॉक्टर मेडिकल साइंस के ठेकेदार हैं, तो हम जवाब में कहेंगे नहीं। डॉक्टर ठेकेदार होते तो सिर्फ इन डॉक्टरों को जो बन चुके हैं इन्हीं को इजाजत होती कि वो मेडिकल कॉलेज में पढ़ के आगे जाएं। मेडिकल कॉलेजेस हरेक के लिए खुले हुए, तो इसी तरह दीनी मदारिस का दरवाजा हरेक के लिए बोलो खुला हुआ है। लेकिन आप ये चाहोगे कि पढ़े बगैर हम दीन के ठेकेदार या चौकीदार बन जाएं, इसकी हम आपको इजाजत नहीं दी। समझ में आ रही है बात? अब मैं जल्दी से बात को समेट के जो असल टॉपिक था वो लेकर आता हूं। बहुत हम कलाबाजियां खाई हैं लेकिन ये जरूरी थी, ये जरूरी थी। तो असल मेरी बात ये चल रही थी कि भाई एक तो नॉर्मल जिंदगी होनी चाहिए। ये जो पजामे और गरीबों वाले ड्रेसिंग में कुछ लोग घूम रहे होते हैं ना फटपटियों में, इनसे पूछो जाके तुम्हारी आमदन कितनी है कमबख्त, तो क्यों फटपटी में घूम रहे तू, और आमदन कम है तो कमबख्त 50 साल का हो गया अभी तक कम पे ही गुजारा कर रहा है कराची जैसे शहर में, तूने बढ़ाने की कोशिश क्यों नहीं की है? और फिर भी अगर साबित हो जाए तो मुझे बताना, मैं ज़कात में एक पैंट और एक अच्छी सी शर्ट और एक कुर्ता एक पजामा मैं दूंगा इंशाल्लाह, ठीक है ना। कोई मशहूर आदमी हो और पजामे में घूम रहा हो तो मैं दूंगा इंशाल्लाह उसको, मैं भी ज़कात निकालता हूं हर साल अल्हम्दुलिल्लाह। तो नॉर्मल समझ रहे हो, अखलाक में भी क्या है, असल अखलाक ही है। ऐसा ना नॉर्मल का मतलब आप ये समझे कभी गुस्सा करना है कभी मोहब्बत से बात, ये मतलब नहीं है। असल अखलाक ही है लेकिन अखलाक की भी एक लिमिट है, मातहत उसे क्रॉस करने की कोशिश करें तो बता दो भाई ये मेरी बर्दाश्त से मामला क्या हो रहा है, बाहर हो रहा है, इससे आगे इस बाउंड्री से आगे आपको जाने की इजाजत नहीं है। अब हम चलते हैं असल टॉपिक की तरफ। तो मैं ये अर्ज कर रहा था शरीयत के अहकाम दो किस्म के हैं। एक अहकाम वो है जो मकसद का जरिया है, खुद मकसद नहीं है, जैसे जिहाद, जैसे इनकलाब, यानी इनकलाब के जो मुख्तलिफ तरीके हैं वो तरीके मकसद नहीं है, वो ग्राउंड रियलिटी से सूट कर रहे होंगे तो ठीक है, नहीं कर रहे तो नहीं। वुजू मकसद नहीं है, मकसद क्या है, नमाज। तभी अगर पहले से वुजू हो तो वुजू करने की हाजत नहीं होती, सवाब के लिए कोई कर ले अच्छी बात है लेकिन हाजत नहीं होती, आप पढ़ सकते हैं नमाज। लेकिन शरीयत में कुछ अहकाम ऐसे हैं जो बजात खुद मकसूद हैं, नमाज है, रोजा है, हज है, जकात है, आपको देनी ही देनी है जकात। आप ये नहीं कह सकते एक्चुअली जकात का मकसद चूंकि गुर्बत खत्म करना है तो मैं इस साल इतना गरीबों को खिला चुका हूं और अगले साल भी मेरा इरादा है कि मैं नफली सदके इतने दूंगा कि जो मकसद शरीयत का जकात से था, जैसे 2.5% जकात है ना, तो वो तो मैं 80% फी सबीलिल्लाह खर्च कर चुका हूं सदके की नीयत से, तो मकसद तो हासिल हो गया ना, बल्कि ज्यादा हासिल हो गया, क्या ख्याल है? फिर भी उलमा कहेंगे नहीं भाई 2.5% नीयत करके, जकात की नीयत करके आपके लिए निकालना जरूरी है, चाहे गुर्बत का खात्मे की आप इससे भी ज्यादा खतरनाक कोशिशें कर चुके हो, फिर भी आपको जकात बोलो ना निकालनी पड़ेगी। नमाज इबादत मकसूदा में से है, नमाज की बहुत सारी हिकमतें, बेहयाई से रोकती है, चोरी से रोकती है। अब कोई कमबख्त आता ही नमाज पढ़ने चोरी करने के लिए, चप्पल छुराऊंगा मैं, और नमाज उससे चोरी नहीं छुड़वा रही तो नमाज फिर भी माफ नहीं होगी। ये नहीं कहा जाएगा कि चूंकि तुम्हें नमाज का मकसद हासिल नहीं हो रहा, मकसद तो था चोरी छुड़वा दे, बेहयाई छुड़वा दे, अब मकसद हासिल नहीं हो रहा तो जब तुम्हारा पेनाडोल से दर्द ही ठीक नहीं हो रहा तो ब्रोफीन खाओ भाई। तो अब तुम के चूंकि तुमसे नमाज तुमसे बेहयाई छुड़वा ही नहीं रही है तो अब नमाज छोड़ दो, ज़कात पे सेट हो जाओ, रोजे पे सेट हो जाओ। ना 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 भाई, नमाज बेहयाई छुड़वाए या ना छुड़वाए, नमाज खुद इबादत मकसूदा में से है, आपको हर कीमत पे पढ़नी पड़ेगी। खोपड़ी शरीफ में बात आ रही है कि नहीं आ रही है? इसी तरह मेरे भाई कुर्बानी और हज ये भी इबादत मकसूदा में से हैं, इनकी हिकमतें हासिल हो या ना हो, आपने साहिब इस्तेआत ने ये काम एज इट इज करना है। तो ये जो मैं अर्ज कर रहा था कि ये वाले काम कहलाते हैं अला वजहिल उबूदिया, इनमें बड़ी हिकमत पता है क्या है, ये बताना कि हम अल्लाह के गुलाम हैं। समझते हो? देखो आप डॉक्टर के पास गए, डॉक्टर ने एक दवा दी, आपने कहा डॉक्टर साहब इस दवा से मुझे फायदा नहीं हो रहा, डॉक्टर ने कहा तुम मेरे गुलाम हो, तुम्हारे बाप को भी ये दवा खानी पड़ेगी, आप उठा के वो दवा डॉक्टर के मुंह पे मार दोगे कि मैं इलाज के लिए ये आया हूं आपके पास, मैं कोई आप हम कोई गुलाम है, समझ लो ना। डॉक्टर साहब फायदा होगा तो खाऊंगा, नहीं होगा तो नहीं। बात सही है, हम कोई डॉक्टर के गुलाम है भाई, हमें फायदा हो रहा है तो आएंगे, नहीं हो रहा तो नहीं आएंगे। लेकिन अल्लाह जब कुछ अहकाम ऐसे हैं जिनका हमें ऑर्डर देता है तो अल्लाह कहते हैं इस ऑर्डर पर अमल लाजिम है। इन अहकाम को शरीयत में कहा जाता है ये अब्दियत का तकाजा है। अल्लाह ये देखते हैं तुम अपने आप को मेरा गुलाम समझते हो या नहीं समझते। तो इन अहकाम की भी दो किस्में हैं, एक तो वह है कि जिनकी लॉजिक बिल्कुल वाजे है, अगरचे उस लॉजिक पर हुक्म का मदार है नहीं लेकिन लॉजिक, जैसे जकात हम गरीबों को देते हैं, गरीब को फायदा होता है ना इससे, क्या ख्याल है भाई, गरीब को देंगे गरीब के मजे, रोजा रखेंगे कोलेस्ट्रॉल कम, कुव्वते बर्दाश्त बढ़ जाती है, दुनिया के हर कौम में रोजा होता है, मेडिकल साइंस तो रोजे को बड़ा प्रमोट कर रही है, नमाज पढ़ते हैं वुजू करते हैं अल्लाह के सामने झुकते हैं खुशू खुजू पैदा होते हैं, लॉजिक समझ में आती है यार, रुकू है सरदा है, ये भी इबादत है मकसूदा, मगर इनकी कोई ना कोई हिकमत अल्लाह के इल्म में है और वो हिकमत भी वाजे है। लेकिन कुछ अहकाम अल्लाह ने ऐसे रखे हैं जो अव्वल नजर में देखने में लगेगा कि हिकमत के खिलाफ है, समझते हो, बल्कि हिकमत और मसलहत का तकाजा यह है कि यह हुक्म ना होता। जैसे कुर्बानी, जानवर को काटना, हम ना काटते इंसानियत का बजाहिर ज्यादा फायदा था इसमें, क्योंकि ये गोश्त पूरे साल सस्ते रेट पे बिकता, समझते हो, इतने सारे करोड़ों अरबों जानवरों से उनकी जिंदगी का हक ना छीना जाता। अब बताओ जानवर अच्छा भला कट्टा ला के आपने गले पे छुरी फेर दी और एक ही दिन में इतना गोश्त हासिल कर लिया जो पूरे साल आप कसाई से थोड़े रेट पे खरीद के खा सकते थे और गरीबों को भी खिला सकते थे, तो बजाहिर ये हिकमत के खिलाफ है या नहीं है? बोलते क्यों नहीं भाई, हज की तरफ हम चलते हैं, अल्लाह मियां ने कहा, आजकल तो प्राइवेट लोगों ने 32-32 लाख का हज किया हुआ है, कुछ 15 लाख को, गरीबों का पैकेज 10-12 लाख में भी सुना हो रहा है, फिर वो हज भी गरीबों वाला ही होता है, खैर उसमें वादा होता ही नहीं है। ऐसे भी पैकेज है हमारे यहां, तो आप गए वहां पे, अल्लाह मियां ने कहा दो चादरें पहन लो, या अल्लाह इसमें क्या हिकमत है, हैं भाई दो चादरें, अल्लाह मियां ने कहा खुशबू लगाने पर पाबंदी, भाई खुशबू बदबू अच्छी चीज है या खुशबू अच्छी चीज है, खुशबू अच्छी, अल्लाह मियां ने कहा नहीं इजाजत नहीं है, अल्लाह सर में जुएं हो रही हैं कंघा कर सकता हूं, नहीं। अब तो हज बहुत आसान हो गया ना, पहले तो दो दो महीने हराम में गुजरते थे, लोगों के सरों में जुएं पड़ जाती थी, बाल बनाने पर पाबंदी थी कि बाल ना टूट जाए, अल्लाह सर में जुएं पड़ रही हैं, मैल कुचैल नहीं, कोई हिकमत है, दूसरों को तकलीफ हो रही है पसीने से साबुन से नहा लूं खुशबू वाले साबुन से, नहीं, अल्लाह मियां क्या कहेंगे, बोलते क्यों नहीं भाई, नहीं, اللہ جوئیں سر سے گر رہی ہیں مار دوں؟ نہیں. کوئی لاجک کھوپڑی شریف میں آتی ہے؟ اسلام تو طہارت اور صفائی تو نصف ایمان ہے. اور اللہ کیا کہہ رہے ہیں؟ میلا کچھ الا حاجی اللہ کو زیادہ پسند ہے. پراگندہ بال میلا کچھ الا. حدیث میں آتا ہے جتنے پراگندہ بال ہوں گے نا اوٹ پٹانگ بال. اب ایسا نہیں کہ جا کے اسپیشل اوٹ پٹانگ بنا کے جاؤ. اور نیچرلی جتنا میلا کچھ الا پراگندہ اللہ کو اتنا زیادہ پسند ہے حاجی. پھر اللہ نے وہاں جا کے کیا کہا؟ سارا مجمع منا چلا جائے. اے اللہ ڈیوائڈ کر لے. کچھ لوگوں کے لیے آج منا اور کچھ مدینہ میں قیام کر لیں تاکہ کراؤڈ. بھائی عبادت ہی کرنی ہے نا سب نے, تو اسٹیپ بائی اسٹیپ بھی کر سکتے ہیں نا. کیا خیال ہے بھائی؟ ارے ایک کام مینجمنٹ سے ہونا, مینجمنٹ کے بغیر ہونا زیادہ اچھا ہے یا مینجمنٹ سے ہونا زیادہ اچھا ہے؟ تو مینجمنٹ کا تقاضا کیا ہے؟ وہی لاکھوں لوگ ایک ہی دفعہ منا جا رہے ہوں, لاکھوں لوگ ایک ہی دفعہ وہاں سے کنکریاں مارنے آ رہے ہوں. بھائی کنکریوں کے دن متعین کر لیں. کراچی والے منگل کے دن, جاپان والے کیا خیال ہے بھائی بدھ والے دن؟ تھوڑا سا سب لوگ کنکریاں مارنی ہے نا. ارے مقصد جب کنکریاں مارنی ہے تو وہ منگل بدھ جمعرات کے ڈسٹینس سے بھی تو ہو سکتا ہے. ایک ہی دن میں سارے کنکریاں ماریں گے, مرتے بھی ہیں لوگ اس میں. کوئی لاجک سمجھ میں آتی ہے؟ اچھا بھائی, اے اللہ ہم اتنی دور سے آئے تو ہم بیت اللہ میں کھڑے ہو کر نماز پڑھ لیتے ہیں, زیادہ سے زیادہ سجدہ کر لیتے ہیں. اللہ نے کہا نہیں, کیا کرنا ہے؟ دیوانوں کی طرح چکر لگانا ہے. کیا اس سے کوئی سائنسی ترقی ہوگی؟ ہم چاند پہ پہنچ جائیں گے اس سے؟ کوئی سائنسی ترقی اس سے بہتر نہیں کسی غریب کو کھانا کھلا دیتے؟ کیا خیال ہے بھائی؟ تم بیت ال دیکھو, حج میں دو چیزیں ہوتی ہیں اصل جو رکن ہے, ایک وقوف عرفہ اور ایک طواف زیارت جو بقرعید کے دن کیا جاتا ہے. اس میں بھی اتنا کراؤڈ ہوتا ہے, اللہ میاں کہہ دیتے بقرعید کے علاوہ تم چھ دن بعد کر لو جب کراؤڈ کم ہوگا. نہ اللہ نے کہا تین دنوں کے اندر ہی کرنا ہے. او بھائی پاؤں رکھنے کی جگہ نہیں ہے. اللہ تو ایک دن پہلے ہم کر لیں, ٹھیک ہے نا؟ کراچی والے منگل کے دن کر لیں, جاپان والے بدھ کے دن کر لیں. نہ, یہ تین دن کے بعد یہ چانس مس. پاؤں رکھنے کی جگہ نہیں ہے طواف میں. نہ اور اس کے لیے 20 لاکھ روپے خرچ کر کے, 2024 کے حج کی بات کر رہا ہوں. ایسا نہ ہو 20 سال بعد میرا کوئی بیان چلا رہا ہو اور کہ 20 لاکھ, آپ تو 20 کروڑ میں بھی نہیں ہوتا جس حساب سے کرنسی ڈی ویلیو ہو رہی ہے نا. تو بھائی اتنے اس سے کیا ہم سائنسی ترقی کر لیں گے؟ کیا ملک میں ایماندار حکمران آ جائیں گے اس سے؟ بولتے کیوں نہیں بھائی. انگریز کہے گا یار کوئی وہ کام کرو جس کی کوئی لاجک بنتی ہو. اس طواف سے نہ تمہارے ملک میں ایسا ہو رہا ہے کہ کوئی ایماندار آدمی آ جائے, اور نہ اس سے کوئی جو ہے نا تمہاری اکنامیکلی تم مضبوط ہو رہے ہو. پھر ہم وہاں سے عرفات جاتے ہیں, وہاں کیا کام ہے بھائی؟ زوال سے لے کے غروب آفتاب تک یہاں اسٹے کرنا ہے. کیا کرنا ہے اس میں؟ اسٹے کرنا ہے بس. دعائیں مانگو اس میں. اصل رکن اسٹے احرام کی حالت میں. اور پہلے طواف میں کندھا کیا رکھنا ہے؟ ننگا رکھنا ہے. کیا وٹامن ڈی چاہتے ہیں اللہ تعالیٰ ہمیں ملے؟ ابے بولو نا تم, میں بھی تو بول رہا ہوں نا, بس جلدی سے بات کو ختم کر رہا ہوں, بہت ٹائم ہو گیا بھائی. کیا وٹامن ڈی کے لیے حاجی کو حکم ہے کہ دایاں کندھا برہا نہ رکھے, وٹامن ڈی ملے گا؟ یہ سارے کام اس لیے کیے جا رہے ہیں انسان کے بچے بنو, ٹھیک ہے نا. خدا تم نہیں ہو, خدا کون ہے؟ میں ہوں. کنکریاں کیوں مار رہے ہیں وہاں؟ شیطان تھوڑی ہے, کچھ بھی نہیں ہے وہاں پہ. شیطان ون سے پونے ٹائم تھا وہاں پہ, اب تو وہاں سے چلا گیا. 7 کنکریاں مار رہے ہیں ہم, پھر بڑا شیطان, درمیانہ شیطان, چھوٹا شیطان, پھر کل یہ والا شیطان, پھر یہ والا شیطان. وہ پوری ترتیب ہے, پورا پیکج ہے. کیا حاصل ہو رہا ہے اس سے مسلمانوں کو؟ گردے کی پتھری نکل رہی ہے یا بیوہ عورتوں کی شادی ہو جاتی ہے اس عمل سے؟ اللہ نے کہا جو مجھے مانیں گے نا وہ 32 لاکھ روپے خرچ کر کے جائیں گے, جو نہیں مانیں گے ان کو یہ باتیں سمجھانا ایسے ہے جیسے بھینس کے آگے بین بجانا. وہ ایسے ہی ہیں جیسے اللہ نے شیطان سے کہا تھا کہ آدم کو سجدہ کرو. شیطان نے کہا ساڈی کھوپڑی آندھا نہیں ہے کہ تو نے اس کو مٹی سے بنایا, ہمیں آنکھ سے بنایا. اٹ از انٹ پاسبل. شیطان کو بہت اچھی انگلش آتی ہے. اس نے کہا یہ ممکن نہیں ہے, کیونکہ آج جس کو بھی الٹی بات کرنی ہوتی ہے نا انگلش میں کر رہا ہوتا ہے. تو یہ انگلش اس کو جب بھی کسی مذہبی اسکالر نے غلط دلیل دینی ہوتی ہے انگلش میں دیتا ہے تاکہ لوگ پڑھا لکھا سمجھے. بولا یار ویل ڈن یار, तो सही भी दे रहे होते हैं, सारे गलत नहीं दे रहे होते, इंग्लिश में सही बात भी हो रही होती है। तो शैतान ने लॉजिक पेश की थी, अल्लाह ने उसकी लॉजिक का उसको जवाब नहीं दिया, बोला दफा हो जाए यहां से। तभी अल्लाह कहते हैं वलिल्लाहि अलन्नासि हज्जुल बैत, लोगों पर लाजिम है मेरे घर की जियारत करें उस मारूफ तरीके से जो मैंने बताया है, अगर नहीं करते इस्तेआदत के बावजूद तो अल्लाह को तुम्हारी कोई परवाह नहीं है। अल्लाह ने ये नहीं कहा जियारत करेंगे तो एक्चुअली ये उससे हिकमतें हासिल होंगी, एक्चुअली ये होगा, यूं होगा, तुम जब इतने दिन बाद नहाओगे तो तुम्हें एहसास होगा पानी कितनी बड़ी नेमत है, ठीक है ना। अल्लाह मियां ने ऐसी कोई बात नहीं, टेंट करा के आओगे तुम्हें गर्मी में एक एहसास होगा, अल्लाह की बाल की नेमत का एहसास होगा, बाल भी कितनी बड़ी नेमत, कुछ भी नहीं अल्लाह ने कहा। बस अल्लाह कह रहे हैं थुम्मा अफीज़ू मिन हैथु अफाज़ अन्नास, फिर अरफात से मुज़दलिफा जाओ, फिर मुज़दलिफा से मिना जाओ, पूरी पूरी डिटेल अल्लाह बयान कर, फिर जानवर ज़बह करो, खुद भी खाओ, गरीबों को भी खिलाओ, उससे कोई हिकमत नहीं बयान कर रहा अल्लाह ताला, और हमें बता रहा है कि अगर तुमने इस्तेआदत के बावजूद ये काम नहीं किया तो अल्लाह को तुम्हारी कोई जरूरत नहीं है। इसलिए हकीम अख्तर साहब रहमतुल्लाह बड़ी खानदानी बात किया करते थे कि देखो अल्लाह से ताल्लुक में जो है ना, शैतान में चार ऐन थे, वो आबिद भी था इबादत गुजार का ऐन, आलिम भी था आलिम का ऐन, आकिल भी था अकल का ऐन, ठीक है ना, आशिक नहीं था। जब इश्क मोहब्बत नहीं होती तो लॉजिक तलाश करता है, फरमाए जिसमें इश्क मोहब्बत हो तो ना वो आलिम हो, ना वो आबिद हो, ना वो आकिल हो, मोहब्बत सारे काम खुद बहुत करवाती है। तो जिसको अल्लाह से मोहब्बत है, अल्लाह कहेगा जानवर ला के काट दो, कहेगा बाड़ में जाए, फलसफे की ऐसी की तैसी, हिकमतों की ऐसी की तैसी, मेरा अल्लाह जब खुश है जानवर काटने पर, ऐसी की तैसी सोसाइटी की काटूंगा मैं तो। दुनिया में किसी से मोहब्बत हो जाए, वो कोई ऑर्डर दे तो लॉजिक थोड़ी पूछता है, आदमी कहता है महबूब को राजी करने का चांस मिला है भाई, इस चांस को मिस नहीं करना, मिस इस चांस को मैं मिस नहीं करूंगा, क्योंकि लोग मिस पे भी बाद दफा आशिक हो जाते हैं। खैर अस्तगफिरुल्लाह, तो ये सोसाइटी में जो चल रहा है वही बताऊंगा ना मैं। तो हज में भी ऐसा ही है, अल्लाह ने कहा इस्तेआदत है तो आओ मेरे घर का तवाफ करो, तो लोग कह रहे हैं यार ये क्या, वहां से वहां जा रहे हैं, फिर वहां से यहां आ रहे हैं, फिर वहां से यहां जा रहे हैं, तो भाई जा रहे हैं बस इसी को एंजॉय करो, क्या क्या है भाई, इसी टेंशन में अल्लाह देख के तुम्हें खुश होता है, मेरे बंदे हैं मेरे हुक्म को फॉलो कर रहे हैं। और हदीस में आता है अल इस्लाम यहदी मुमा का ना कबला, इस्लाम गुनाहों की दीवार को गिरा देता है, तोड़ता नहीं है गिराता है। इसी तरह सही तरीके से हज किया हो किसी ने तो हज भी गुनाहों की दीवार को गिरा देता है। अल्लाह अमल की तौफीक अता फरमाए। उमा अलैना इल्ल बला। वकास अहमद बिन अब्दुल रशीद जल्दी आए, अरे माशाल्लाह आप तो जाने पहचाने। अच्छा अच्छा भाई, सुमेरा बिनते मोहम्मद हसन दुल्हन का नाम है, दुल्हन के वकील, जनाब आपने इजाजत दी कि मैं कितना सोना तोला सोना है भाई, 354,500 रुपए सोने वगैरह वगैरह मिला के टोटल इतने बनता है, आपने इजाजत दी कि तकरीबन 354,500 रुपए मेहर में निकाह में पढ़ा दूं सुमेरा बिनते मोहम्मद हुसैन का, वकास अहमद बिन अब्दुल रशीद से इजाजत है। अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैह व नऊदु बिललाहि मिन शुरूरि अनफुसिना व मिन सय्यिआति अमालिना, मन यहदिहिल्लाहु फला मुदिल्ल लहु व मन युदलिल फला हादिया लहु, व नशहदु अन ला इलाहा इल्लल्लाहु वहदहु ला शरीका लहु, व नशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु सल्लल्लाहु तआला अलैहि व अला आलिहि व अस्हाबिहि व बारका व सल्लम तस्लीमन कसीरन कसीरा, अम्मा बाद, फऊदु बिललाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما وقال النبي صلى الله عليه وسلم النكاح من سنتي وقال فمن رغب عن سنتي فليس مني وقال النبي صلى الله عليه وسلم تزوجوا الودود الولود فإني مباهي بكم الأمم وقال النبي صلى الله عليه وسلم تزوجوا ولا تكونوا كرهبان النصارى جناب وقاص احمد ولد عبد الرشید میں نے 354,500 روپے یعنی جو سونا ہوگا تقریبا اتنی مالیت کا اس مہر میں آپ کا نکاح سمیرہ بنت محمد حسن سے کیا، آپ نے اس نکاح کو محمد حسین اس مہر میں میں نے آپ کا نکاح سمیرہ بنت محمد حسین سے کیا، آپ نے اس نکاح کو قبول کیا؟ جزاک اللہ، جی دعا کریں اللہ تعالیٰ برکت دے. الحمدللہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی رسول الکریم وعلی آلہ وصحبہ اجمعین. اے اللہ اس نکاح کو اپنے دربار میں قبول فرما، اس کی برکتیں زوجین کو تادم حیات نصیب فرما، آپس کے اختلاف و انتشار سے، لڑائی جھگڑوں سے، ہر قسم کے شر سے اللہ ان دونوں کی ہمیشہ کے لیے حفاظت فرما. اے اللہ اس نکاح کو دونوں کے خاندانوں میں جوڑ کا، محبت کا ذریعہ بنا، دونوں کے خاندانوں میں برکتوں کا ذریعہ بنا، دونوں کے خاندانوں کو ہر قسم کے شر سے، شیطان کی طرف سے، شیطان کے ہر قسم کے شر سے، آپس میں نفرتوں سے اللہ محفوظ فرما. جس کی جو جائز مراد ہو اللہ اس کی مراد کو پورا فرما. ربنا آتینا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. صلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین. اللہ تعالیٰ بہت مبارک کرے بھائی صاحب. آمین آمین. ابھی بیان میں آئیں گے جیسے پہلے بیانات میں آتے تھے، اب آئیں گے؟ ہیں شروع میں سب یہی کہتے ہیں آئیں گے پابندی سے، 10 سال سے تو آ رہے ہیں، اب شادی ہو گئی نا، اب آئیں گے کہ نہیں آئیں گے؟ نہیں آئیں گے. اچھا 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 چلو ماشاءاللہ ماشاءاللہ. اچھا بھائی، نعیم بٹ صاحب نے دو بڑے فراڈیوں کو بے نقاب کیا اور ان فراڈیوں نے مولانا طارق جمیل صاحب کا نام بھی خوب اچھی طرح استعمال کیا اور عوام کو بہت پاگل بنایا. نعیم بٹ صاحب کی اس جرت اور حق گوئی پر ان کا شکریہ ادا کرنا چاہیے. یہ پرچی میں نے ہی کسی کے ذمہ لگائی تھی کہ مجھے لکھ کے دے تاکہ مجھے یاد آ جائے. بہت دنوں سے نعیم بٹ ہے نا لاہور میں جو تبلیغ کے ہیں، میسج ٹی وی میں اکثر ان کے بیانات بھی آتے ہیں، ان کا شکریہ ادا کرنا تھا، میں نے اگلے ہی دن کرنا تھا لیکن ڈیلے ہوتا جا رہا تھا وہ شکریہ. کئی سال پہلے کی بات ہے، جب میں حضرت مولانا طارق جمیل صاحب سے ملنے کے لیے گیا تو ایک فراڈیہ کو میں نے ان کے ساتھ دیکھا جو حضرت پہ دم کرتا تھا جن بھگانے کے لیے. سمجھ رہے ہو، ہمارے اکابر، ہمارے علماء یہ عاملوں کے آگے آگے ڈھیر ہو جاتے ہیں. تبھی میں کہتا ہوں نا، میں اپنے بڑوں کو، حضرت مولانا طارق جمیل صاحب بھی ہمارے بڑوں میں سے ہیں، بزرگوں میں سے ہیں. ہم علم میں، تقوی میں اپنے آپ کو ان کی خاک کے برابر نہیں سمجھتے، لیکن یہ عامل لوگ سب کو بے وقوف بناتے ہیں، چاہے شیخ الحدیث ہو، چاہے رائےبند کے مقیمین میں سے ہو، چاہے کسی بزرگ کے خلیفہ ہوں. یہ عاملوں کا منجن ہر جگہ بکتا ہے، سمجھتے ہو. تو ایک پھلترو کی طرح چپکا رہتا تھا مولانا طارق جمیل صاحب کے ساتھ. کسی میں نے پوچھا یہ پھلترو کون ہے، انہوں نے کہا کہ یہ حضرت پہ دم کرتا ہے. حضرت کو وہم ہو گیا تھا مجھ پہ کسی نے کچھ کیا ہے. اور یہ ہمارے اکثر علماء کو وہم ہوتا ہے، اور ان کے پاس ایک ہی دلیل ہوتی ہے کہ جب نبی پہ جادو ہوا تھا تو ہم پہ کیوں نہیں ہو سکتا. امکان کی دنیا تو بہت وسیع ہے. یہ ایسا ہی ہے جب عیسیٰ علیہ السلام بغیر باپ کے پیدا ہو گئے تو ایک اور واقعہ کیوں نہیں ہو سکتا. بھائی نبی پہ جادو کا اثر ہوا تھا، اس میں ایک حکمت تھی جو علماء نے بیان کی ہے. یہودی آپ کو جادوگر کہتے تھے، تو اللہ نے آپ کو بشریت میں کامل رکھا تاکہ لوگ بشر ہی سمجھیں آپ کو اور جادوگر نہ سمجھیں آپ کو. تو اللہ نے تھوڑا سا اثر ہونے دے دیا، ورنہ اتنی اندھی لگی ہوئی ہوتی تو ابو بکر پہ کیوں نہیں ہو گیا، عمر پہ کیوں نہیں ہو گیا، عثمان پہ کیوں نہیں ہو گیا، علی پہ کیوں نہیں ہو گیا رضی اللہ عنہم. یہودی یہی کرتے رہتے بیٹھ کے سارا دن. تو اتنا نہیں کھاتا چل رہا یہ جادوگروں کا اور عاملوں کا. ویسے بھی یاد رکھو، مشہور لوگوں پہ نظر لگنے کا امکان بھی تقریباً ختم ہو جاتا ہے، اور جن چڑیل بھوت کے اثرات بھی ان پہ ختم ہو جاتے ہیں تقریباً. ناممکنات میں سے ہے کہ کسی مشہور آدمی پہ جن چڑے یا جادو کا اثر ہو. بادشاہوں پہ نہیں ہوتا. فرعون کے خلاف ہزاروں جادوگر، موسیٰ علیہ السلام کے خلاف ہزاروں جادوگر تھے. جب فرعون نے دھمکی دیے میں تمہیں ہاتھ پاؤں کاٹ کے قتل کر دوں گا، تو جادوگر یوں کر کے سانپ ادھر کا رخ کرتے اور سارے فرعون پہ بھیج دیتے وہ جادو. نہیں آئی میرا خیال ہے بات. وہ ساری رسیاں جو ابھی موسیٰ کے مقابلے میں پھینکیں وہ کہاں پھینک دیتے کہ تو کاٹ کے تو دیکھ ہمارے ہاتھ پاؤں. بھائی ایک ماحول بنانا پڑتا ہے ان کو. یخیلو الیہ من سحرہم انہا تسعا. انہوں نے مسمرزم کیا جس سے ان کو ایسا لگا کہ رسیاں ہیں، یہ لاٹھی سانپ ہے، حقیقت میں وہ سانپ نہیں بنی تھی. تو ہمارے بڑے بڑے اکابر اس میں بہت پھسل جاتے ہیں. میرے شیخ حضرت مفتی رشید احمد صاحب اس سے بہت بولا کرتے تھے، اور میں نے تو زندگی گزاری ہے ان عاملوں کو جتنا میں جانتا ہوں. یہ سارے ان کے چہروں کی رونق پہ مت جایا کرو. یہ وہی ناٹک ہے جو میں بھی بتا نہیں رہا تھا. کچھ لوگ غریبوں والا ڈریس پہن کے گھوم رہے ہوتے ہیں، ایسا لگتا ہے غریب کے بچے ہیں. الو کے پٹھو، تم تمیز سے جو اللہ نے تمہیں جو تمہیں اللہ نے جتنا مال دیا اس حساب سے لباس پہنو نا. کیوں ناٹک کرتے ہو, پٹ پٹیوں پہ گھوم رہے ہوتے ہو تم, ایسے غریب چہرے سے لگتا ہے جیسے دل چاہتا ہے سکن, نارمل لائف کیوں نہیں گزارتے؟ تو اب ہمارے علماء کون, دماغی کام بہت ہوتے ہیں ان کے, خوب سمجھ لو. پھر اللہ کا خوف بھی ہوتا ہے, تہجد بھی ہوتی ہے, اس سے تھکاوٹ ہوتی ہے, پریشانی ہوتی ہے, نیندیں اڑتی ہیں راتوں کی. فوراً دماغ میں کوئی پھلترو آ کے بول دیتا ہے کہ آپ پہ جادو ہوا ہے, میں اتاروں گا. وہ دم بم کرتا ہے, نفسیاتی ایک اثر ہو جاتا ہے انسان کے, ہے ان قوت انفعالیہ ہوتی ہے انسان میں, وہ سمجھتے ہیں یہ پہنچا ہوا ہے. پھر ان کی باتیں نہ سر نہ پیر ان عاملوں کی, وہ ایسی الٹی اٹ پٹانگ باتیں کرتے ہیں, ہمارے اکابر سمجھتے ہیں کہ پہنچا ہوا نہیں ہے بلکہ کو بہت ہی زیادہ پہنچا ہوا ہے کہ ہماری بھی سمجھ میں نہیں آ رہا کیا کہہ رہا ہے, اتنا پہنچا ہوا ہے. تو میں حضرت کی خدمت میں گیا تھا چند سال پہلے, شاید میری پہلی ملاقات تھی, تو میں نے ایک پھلترو دیکھا. دوبارہ گیا تو بھی بعد میں پتا چلا پھلترو ہے, پہلی دفعہ میں تھوڑی پتا چلتا ہے, پہلی دفعہ میں تو ہوتا شاید ویسے ہی بیٹھا ہو. پھر ویڈیو میں دیکھا چپکا ہوا جا رہا ہے, میں نے کہا یہ ہے کون, کسی نے بتایا حضرت کا جن اتارتا ہے. میں نے ان کے اسسٹنٹ کو, شاگرد تھا کوئی, میں نے کہا حضرت کو پیغام پہنچا دو خدا کے لیے پھلترو کو ہٹائیں, یہ آپ پہ کوئی جن نہیں ہے, کوئی چڑیل, کوئی بھوت نہیں ہے, آپ اتنے بڑے آدمی ہو تو یہ ہٹائیں اپنے آپ سے. لیکن حضرت کو تھا کہ شاید کوئی پہنچا ہوا. اس پھلترو نے اتنا کیش کرایا ہے مولانا طارق جمیل صاحب کو, اب تو چونکہ بات لیک آؤٹ ہو گئی ہے نا, نعیم بٹ صاحب نے کر دیے لیک آؤٹ, تو پھلترو کو چاہیے اب الجھے نعیم بٹ صاحب سے. انہوں نے لیک کر دیا, اللہ کا بڑا فضل ہے, بہادری والا کام خاندانی کر دیا. میں نام نہیں لینا چاہتا تھا کہ اسپیسیفک لوگوں کا نام لے کے ان کی بات کرنا بلا وجہ کی دشمنی ہے, کوئی ایک پھلترو ہو تو آدمی نام بھی لینا, یہ سب پھلترو ہی ہوتے ہیں, بڑے مشہور لوگوں کے ساتھ چپکتے ہیں یہ, ان کے چپل یہ اتاریں گے, بوٹ یہ پالش کریں گے, مالشیں کریں گے, اور حضرت جی حضرت جی, حضرتوں کو پتہ ہی نہیں. ہمارے ساتھ بہت فراڈ ہوئے ہیں ایسے, عاملوں کو تو میں لفٹ ہی نہیں کراتا نا, دوسرے قسم کے فراڈ ہوئے ہیں پیسوں کے معاملات میں, ہمارے نام کو کیش کرا کے چندہ لینا شروع کر دیا, اس طرح کے ہمارے ساتھ ہوتے ہیں. تو میں نے حضرت کو پیغام بھجوایا تھا, حضرت اس کو ہٹاؤ, یہ بہت کیش کرائے گا آپ کو. تو کسی نے کہا کیا دلیل ہے آپ کے پاس فراڈی ہے؟ بھائی یہی دلیل ہے کہ جن چڑیل بھوت بگانے کا کام کرتا ہے, اس سے زیادہ مزید کسی دلیل کی ضرورت نہیں ہے, یہی دلیل کافی ہے. لیکن نہیں ہٹایا حضرت نے. وہ آرمی کے جنرل بول رہا ہے کہ جب مولانا طارق جمیل صاحب کا جن ایک آدمی بھگا رہا ہے, وہ تو پہنچی بھی فوجی جرنیل بٹھا بٹھا کے نا اپنی چڑیلے اور بھوتیں بھگوا رہے ہیں اس سے, ان دو ٹکوں کے لوگوں سے جن کے پاس گٹکا خریدنے کے پیسے نہیں ہوتے تھے. تو یہی دوسرا فراڈی ہے, وہ بھی مشہور ہے, ابھی کیا نام لوں میں اس کا. نعیم بٹ صاحب نے نام لیا, انہیں کا کلپ دیکھیں. تو میرے کلپ کے ساتھ میں ایڈمن سے کہوں گا نعیم بٹ صاحب کا کلپ چلا دیں. وہ بھی منجن بیچ رہا ہے بھائی, 5 روپے اس کی جیب میں نہیں ہوتے تھے, اس کو کوئی جانتا نہیں تھا, ہمارے علماء نے اس کو باپ بنا دیا اتنا بڑا. اس کے بعد وہ جو پھیلے ہیں ان کی, تو کیا ان کی کوئی ریسرچ نہیں ہے بھائی, یہ جو کاپی پیسٹ گوگل سے کر کر کے رسالے چھاپے جا رہے ہیں. آپ کو یہ بیماری ہے 356.5 دفعہ یہ کلمہ پڑھو یہ ٹھیک ہو جائے گی. تجھے کیا خواب آیا ہے, تجھے الہام ہوا ہے کیا؟ اتنے وظیفے مارکیٹ میں ٹھک 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 کر کے وظیفے آ رہے ہیں, یا تو الہام ہوا ہوگا, یا خواب آیا ہوگا, یا کوئی تجربہ ہوگا. تو تجربوں سے کتنے وظیفوں کا تجربہ ہو گیا ہوگا, ایک بات ہے نا. میرے پیٹ میں درد ہے, یہ والا وظیفہ. میرے جو ہے وہ پیٹ میں مسئلہ ہے, تو آپ یہ والا وظیفہ, فلانا والا وظیفہ. آپ کا کہاں سے اتنے تجربے آ گئے, کوئی الہام ہوا ہے کیا؟ ہو تم ہماری طرح کے انسان ہو, اتنے کیسے پہنچ گئے؟ کہتے ہیں حضرت جی پہنچے ہوئے بہت ہیں. کیوں پہنچ گئے؟ ہم بھی تو اسی سوسائٹی میں ہیں. ٹھیک ہے ہم بہت نیک نہیں ہیں, ہم نہیں کہتے ہم بہت نیک ہیں, لیکن اتنے برے بھی نہیں ہیں یار, ہم نہیں پہنچے. اور یہ دو دن میں پتہ نہیں ایک سی پروازوں پہ پروازیں طے کر کے کیا کھا رہے ہو تم, کچھ اور کھاتے ہو تم, روزانہ زمزم پیتے ہو, کیا خیال ہے؟ وہی پانی پیتے ہو نا نلکوں کا جو ہم پیتے ہیں. تھوڑی بہت کوتاہیاں ہم میں بھی ہیں, تم میں بھی ہوں گی, ہم سے بھی غلطیاں ہوتی ہیں, ہم اللہ سے توبہ استغفار کرتے ہیں, تم سے بھی ہوتی ہوگی, یا تم کوئی دودھ کے دھلے ہوئے ہو. تبھی میں بول رہا ہوں نارمل لائف گزارا کرو. بزرگ بھی نارملی اچھے لگتے ہیں, بہت زیادہ پہنچا ہوا بزرگ ہے سمجھو نہیں پہنچا ہوا. بزرگ وہی اچھا ہوتا ہے جو نارمل, اور ہمارے جتنے اکابر ہیں وہ سب نارمل لائف گزارتے تھے, کبھی انہوں نے بڑے بڑے دعوے نہیں کیے. مولانا اشرف علی تھانوی رحمتہ اللہ علیہ کی سیرت اٹھا کے دیکھو, ایسی خاندانی ان کی تحریریں ہیں. حالانکہ واقعی وہ پہنچے ہوئے تھے, واقعی وہ لوگ واقعی پہنچے ہوئے تھے, لیکن ان کے ایٹیٹیوڈ سے, ان کے لائف سٹائل سے کبھی یہ نہیں شو کریں گے کہ ہم کوئی بہت ہی پہنچے ہوئے ہیں. تو یہ कल के बच्चे हैं हमारे सामने, इनको खाने के पैसे इन लोगों के पास नहीं होते थे। जिन चुड़ैल भूत और हजरत जी तसव्वुफ के भी मनासिल तुमने तय कर लिए, तुम सारी चीजें ही, तुम वो गुरुदेव में पथरी निकालने का तरीका इनको पता है, इनसे पूछो बच्ची की शादी नहीं हो रही, शादी कराने का तरीका इनको पता है, इनसे कहो मुझे कैंसर है, कैंसर का इलाज ये कमबख्त बताएगा आपको, इनसे कहो मेरे सर पे बाल नहीं उग रहे, बाल उगाने का तरीका इसके पास है, इनसे बोलो जी मेरा दायां गुर्दा खराब है, बायां ठीक है, दायां गुर्दे की अलग मेडिसिन है इनके पास, इनसे बोलो कि मेरी नाफ में दर्द रहता है, नाफ ठीक करने का इनके पास नुस्खा है, इनसे बोलो कि मैं दो करके पछता रहा हूं, दोनों बीवियों को ठीक करने का नुस्खा इनके पास है, इनसे बोलो कि भाई अभी क्या बोलूं मैं, एक चीज बोलने वाला था अकेले में बोलूंगा, कुछ चीजें मिंबर पे बोली नहीं जाती हैं, इनसे बोलो कि भाई मुझे हर वक्त नजला जुकाम खांसी रहता है, वो ये ठीक कर देंगे, इनके पता है इनका, इसका इलाज इनके पास है, इनको बोलो मेरी नाक की हड्डी टेढ़ी, हड्डी सीधी करने का इनके पास नुस्खा है, इनको बोलो कि भाई मेरी अब्बा के अखलाक ठीक नहीं है, अब्बा को ठीक करने का नुस्खा इनके पास है, इनको बोलो मेरा बच्चा ठीक नहीं है, बिगड़ गया है, औलाद ठीक करने का नुस्खा बोलो इनके पास है, इलेक्शन में जीतने का नुस्खा इनके पास है, हारने का, दूसरे को हराने का नुस्खा इनके पास है, रात को नींद नहीं आती, नींद लाने का नुस्खा इनके पास है, डरावने ख्वाब आते हैं, अच्छे ख्वाब लाने का, अबे भाई दुनिया में तू ही तो खुदा है भाई, तू तो फिर जिसको सब कुछ पता है ना, हर चीज का हल उसके पास है, इसका मतलब झूठ बोल रहा है, किसी चीज का हल भी नहीं है इसके पास, जिन चुड़ैल भूत भगाने का नुस्खा इनके पास है, बे औलादों को औलाद देने का नुस्खा, भाई इनकी खानकाहों में जो लोग जा रहे हैं बे औलाद, हमें औलाद नहीं हो रही, ये तुम्हें नुस्खा देगा औलाद हो जाएगी, शादी नहीं हो रही ये नुस्खा देगा शादी, नाकाम इश्क उसको कामयाब कौन बना के देगा, ये बना के देगा, अब्बा बीमार है ठीक कौन करेगा, इनके पास नुस्खा ये ठीक कर देंगे, बीवी शादी हो गई काबू में नहीं आ रही, बद अखलाक बीवी को ठीक करने का इनको हुनर, अब करी में आपको सब चीजें मिलेंगी, नाम आ गया अब क्या करें, नहीं बट सामने नाम ले लिया तो मैं भी बता दू, बीवी ठीक नहीं हो रही ठीक कौन करके देगा, बोलो ना इनके इनके रिसाले में आपको मिल जाएगा, बीवी खराब है तो ठीक कह सके, शौहर तवज्जो नहीं देता इनकी किताब में आपको बोलो ना मिल जाएगा, कैंसर बिगड़ गया है इनकी किताब में आपको मिल जाएगा कैंसर ठीक कैसे होगा, बंदा जिंदा है मर नहीं रहा इनकी किताब में आपको मिल जाएगा मारना बोलो ना कैसे, शादी हो गई आगे कुछ नहीं हो पा रहा आपसे इनकी किताब में आपको बोलो ना क्या हो गया भाई मिल जाएगा, कब्ज रहता है इनकी किताब में आपको मिल जाएगा कब्ज का इलाज, एच पाइलोरिया इनकी किताब में आपको बैक्टीरिया मारने का तरीका मिल जाएगा, पेशाब बार बार आता है इनकी किताब में आपको पेशाब नॉर्मल लाने का तरीका अब करी में आपको मिल जाएगा, पेशाब रुक गया है नॉर्मल खुल के आएगा इनकी किताब में आपको बोलो ना मिल जाएगा, शोहर नशा करता है छुड़वाने का तरीका इनकी किताब में आपको मिल जाएगा, समझते हो सास काबू में नहीं आ रही घर आके बैठ गई है जा ही नहीं रही इनकी किताब में आपको भगाने का तरीका बोलते क्यों नहीं मिल जाएगा, फलां से गुनाह नहीं छूट रहे औलाद बिगड़ गई है गुनाह छुड़वाने का तरीका इनकी किताब में आपको बोलते क्यों नहीं भाई मिल जाएगा, यार आप ऑक्सफोर्ड यूनिवर्सिटी को भी आपने मात कर दिया यार, ओ भाई मंजन है यार, कल की बात बताऊं आपको मजा आएगा आपको ये वाक्य सुन के, ये पकड़ दराज तुम्हें फॉर्म में आया हूं, नईम भट्ट साहब तुम्हें सलाम है, कोई एक इंसान तो हुआ जिसने नाम लेके एक्सपोज किया है, इतने लोगों को धोखा दिया है यार इन दोनों ने, इतने लोगों को पैसे बर्बाद कर दिए, मेरे पास वाकयात की एक तवील फहरिस्त है, अब भाई ना ये हकीम है ना ये रूहानी है, किसी रिलायबल हकीम से इलाज कराओ, बाकायदा पढ़ा हुआ हो वो तजर्बा हो उसका, किसी डॉक्टर मर गए क्या डॉक्टर, मैं कल का वाक्य सुनाता हूं आपको मजा आएगा इंशाल्लाह, कल एक खातून मैं फोन नहीं उठाता, हमारे एक दोस्त ने कहा बहुत जरूरतमंद खातून है मुफ्ती साहब काइंडली इनका फोन उठा लें, और मेरा ख्याल है बताने में कोई हर्ज नहीं है, वो खातून कह रही थी आप बता दें बयान मैं सुनती हूँ शौक से कोई हर्ज नहीं है, फोन किया मेरे बेटी के लिए एक फला मुल्क से रिश्ता आया है, मेरी बेटी के लिए बोलो कल कल की बात है फला मुल्क से रिश्ता आया, कह रही है मैंने इस्तिखारा निकाला, पहले खुद निकाला 10 दफा किया, कभी काला आ रहा है कभी नीला आ रहा है कभी पीला आ रहा है, कंफ्यूज कि मैं ये रिश्ते में क्योंकि इकलौती बेटी है मैं जल्दबाजी नहीं करना चाहती, कह रही है फिर मैंने बहुत से मुफ्तियों से बुजुर्गों से इस्तिखारा निकलवाया, उन्होंने कहा कि ये लड़का आपकी बच्ची के लिए सूटेबल नहीं है, शादी कर लें चंद महीने में तलाक हो जाएगी, सही है। मैं पहले पूरी बात उनकी सुन रहा हूं कि आप पहले बोलें आपके दिल में क्या है, फिर हमने फलाम इदारे के मुफ्ती से, बुजुर्ग से, आलिम से इस्तिखारा निकलवाया, बुजुर्ग से, उन्होंने कहा कि मुनासिब मालूम नहीं होता। बहुत सारे लोगों से निकलवाया है, तकरीबन सभी यही कह रहे हैं कि ये मुनासिब नहीं है, हम बहुत कंफ्यूज हो गए हैं। मैंने कहा आप उस लड़के के बारे में क्या जानती हैं जिसने आपकी बच्ची के लिए पैगाम भेजा, आपने उसके दोस्तों से, करीब के लोगों से मालूमात ली? उन्होंने कहा हमने एक अपने रिलेटिव को वहां भेजा था, वो रिलेटिव उसको बचपन से जानता है और उसने बताया कि लड़का बहुत अच्छा है, अगरचे यूरोप अमेरिका में रहता है बाहर मुल्क में, लेकिन वहां के माहौल से बिगड़ा नहीं है, नेक लड़का है, खाता पीती फैमिली है, जुम्मे की नमाज और ये नमाजें और वो जो एक तमीज की होती है वो उसको वो जिम्मेदारी ले रहे हैं, बंदा ठीक है। मैंने कहा आंख बंद करके कर दें जब बंदा ठीक है, इतनी इंक्वायरी कर ली आपने। कह रही है नहीं, वो फलां भी कह रहे हैं कि ये आया है, फलां भी कह रहे हैं। मैंने कहा सारे गधे हैं। अब वो खातून को तवक्को नहीं थी कि मैं इस स्टाइल से बात करूंगा। देखो किसी की अकीदत, जाहिल की अकीदत निकालने के लिए ना दलाइल से ज्यादा स्टाइल की जरूरत होती है, समझते हो? जाहिलों की अकीदत दिल से निकालने के लिए दलाइल से ज्यादा स्टाइल मुअसर होता है। जैसे कोई किसी की अकीदत जाहिल, कोई शराबी जानी की अकीदत दिल में लेके बैठा हो तो आप क्या बोले फराडी है फराडी, ताकि उसके दिल से झचके लगे उस पर जाके, उसको जो उसको दिमाग में जो बुजुर्गी कॉन्सेप्ट है ना ये निकले। तो मैंने कहा गधे हैं सारे एक नंबर के। मैंने कहा इन कमबख्तों की अपनी बेटी का इतना अच्छा रिश्ता आता ना, एक भी इस्तिखारा नहीं निकलवाता, फौरन हां करता, दूसरे की बच्ची का इनको गम नहीं है। रिश्ते आजकल कितने मुश्किल है यार, एक इंसान का बच्चा इतना अच्छा वाला खाता पीता आदमी और नेक भी है, लोग कह रहे हैं अब इससे ज्यादा के तो हम मुकल्लफ भी नहीं है ना, आपको लेफ्ट टैप थोड़ी करवाएंगे, वो तो यहां का नहीं पता होता, अपने कजनों का नहीं पता होता, वो बाद में पता चलता है। मैंने कहा हम असबाब के मुकल्लफ है, अगर असबाब से हमें लग रहा है, बाकी इल्मुल गैब तो मेरे पास भी नहीं है। मैंने कहा कल ऐसा ना हो तलाक हो तो आप बोले मुफ्ती साहब ने बोला था, तो वो तो किसी को नहीं पता होता। जब एक ग्राउंड रियलिटी है, तहकीक करवा ली करीबी लोगों ने, मैंने कहा ऐसा तो नहीं जो उसकी तहकीक कर रहे हैं वो कोई, वो भी आपके खैरख्वाह हैं, कह रहे हैं हाँ। मैंने कहा फिर क्यों इंकार कर रही हो? हदीस में आता है कि जब कोई अच्छे अखलाक वाला आदमी निकाह का पैगाम भेजे, उसके दीन अखलाक, मैंने कहा पर्सनैलिटी भी चेक कर लें, खाली अखलाक नहीं होते, तो वो आपकी बच्ची से मैच कर रही है नहीं कर रही पर्सनैलिटी? उन्होंने कहा सब सेट है, रोके करो। कहीं नहीं, मेरे भी काला आया था, उसके भी नीला आया, उसका भी पीला आया, उसका भी गुलाबी। मैंने कहा इनको तुम नहीं कह सकते थे कि बेचारी मसला पूछ ली। मैंने कहा जितने लोगों ने इस्तिखारा निकाल के आपको बताया सारे क्या हैं, बार बार आप बुजुर्ग थोड़ी होते हैं। मैंने कहा गधे हैं ये। कह रही है नहीं, देखें वो बुजुर्ग भी वही बात कर रहे थे जो दूसरे वाले, दोनों की बातें सेम। मैंने कहा दो गधे जब बोलते हैं सेम बोलते हैं, कभी ऐसा नहीं होता कि वो गधा ढींचू ढींचू कर रहा है और ये मैं कर रहा है। वो खातून बेचारी ना एकदम खिलखिला के हंस पड़ी ना बेचारी, गैर इख्तियारी नहीं होता, क्योंकि उसके दिल में उनकी बुजुर्गी का एक सॉफ्टवेयर इंस्टॉल हुए हैं ना। बुजुर्ग बुजुर्ग नहीं थे ना, मौलवी थे ना मुफ्ती थे। मुफ्ती का लफ्ज तो कहीं भी थोप दो, आमिलों ने जिन चुड़ैल भूत भगाने वालों ने अपने नाम के साथ मुफ्ती लगाया हुआ होता है, कौन चेक कर रहे हैं कि मुफ्ती है भी कि नहीं है? तो मैंने कहा ये सब गधे हैं, क्योंकि गधा जिस इलाके का भी हो उसने ढींचू ढींचू ही करना है, सबकी बात क्या होती है सेम। तो मैंने कहा भाई बंदा समझ में आ रहा है, इस्तिखारे का ये मतलब ही नहीं है नीला काला पीला गुलाबी गुलाब जामुन और लड्डू निकले आपको ख्वाब में। इस्तिखारा तो दुआ है, जिस नबी ने इस्तिखारे की दुआ का हुक्म दिया, दुआ तो कबूल होती है ना, नजर थोड़ी आता है दुआ में, कुछ मशवरा थोड़ी है अल्लाह से। ये जिस नबी ने इस्तिखारे का कहा उसी नबी ने यह भी तो कहा है कि जब कोई अच्छा आदमी निकाह का पैगाम भेजे तो हां किया करो, ये थोड़ी कहा कि इस्तिखारा निकाल के ना कर दो उसको। मैंने कहा इनकी अपनी बेटियां नहीं है इसलिए इनको फिक्र नहीं है, अपनी बेटी होती मैंने कहा ये सारे कोई नहीं नीला पीला निकालता। कहते हैं यूरोप का रिश्ता आया है बेटा, सही है ना, बाहर है बंदा स्टेबल है, कराची में क्या पता आज रिश्ता है कल डाकू मार के बच्ची को बेवा कर दें, यहां तो कोई भरोसा ही नहीं है। यूरोप वाले लोग यहां आते हैं बीवियों को बेवा करके जाते हैं बेचारे, तो यहां के हालात ऐसे चल रहे हैं। मैंने कहा बेहतरीन, हाँ अब आगे कि वो किस माहौल में रहता है, वहां इस्लामी सोसाइटी में मुसलमान जहां ज्यादा हो तो वहां तरबियत का होती है, लेकिन जहां मुस्लिम कम्युनिटी कम है वहां तरबियत आगे औलाद की बड़ी, वो इस पहलू पे गौर कर लें। तो समझ रहे हो कि नहीं समझ रहे हो? तो भाई ये मजहब का बहुत गलत इस्तेमाल हो रहा है। तो मैंने हजरत को पैगाम भिजवाया था, लेकिन पता नहीं किसी ने दिया कि नहीं दिया। मैंने कहा ये जो फुलतरू आपके साथ चिपका हुआ है ना, ये जिन चुड़ैल भूत भगाने के लिए, ये खुद ही भूत की तरह चिपका हुआ है, इसको भगाओ यहां से। पता नहीं हजरत को किसी ने पैगाम दिया या नहीं दिया, रह गया। ये मटके वटके तोड़ना, सुइयां निकलना, ये सब दिमाग का खेल होता है, समझ रहे हो? ये सब दिमाग को कैप्चर करते हैं। युखय्यलु इलैहि मिन सिहरिहिम अन्नहा तसआ, कुरान कहते हैं जादूगर ने जो लाठियां डाली तो मिसमेरिज्म किया, सामने वाले के दिमागों को कैप्चर किया, जिससे ये लगा कि ये लाठियां सांप हैं, हकीकत में वो सांप नहीं थी। जब ये आम लोग मटके तोड़ते हैं, उसमें से सुइयां निकालते हैं और ये अंडे गंदे सड़े हुए निकलते हैं और लगता है जादू टूट गया, कुछ भी नहीं टूट रहा होता। या तो कोई बंदा छुपा के बिठाया हुआ होता है मटका फेंकने के लिए, एक केस ये भी, या तो मिसमेरिज्म करते हैं। एक केस मेरे सामने आया, एक आमिल गया एक घर में सर्वे किया। ये सर्वे पता है क्या कर रहे होते हैं? जिन नहीं सूंघ रहे होते, ये जिन भी नहीं सूंघ रहे होते, ये सर्वे करते हैं कि यहां कहां कहां से इनको उल्लू बनाया जा सकता है। वो यूं यूं करके देख रहा होगा, एक मटका यहां से भी फायर करवाया जा सकता है, एक मटका। उस आमिल ने यही किया, गया उनका घर सूंघा, देख रहा है कि यहां यहां लोकेशन ऐसी है कि यहां से हम कर सकते हैं सब कुछ। और बोला क्या इलाज होगा, और अपने दो चार फ्रॉडी बिठा दिए दीवार के चारों तरफ मटके लेके सड़े हुए ना, उसमें सुइयां हुई हैं, जो ड्रामेबाजी इन्होंने करनी होती। फिर सब घर वालों को बिठा दिया, यूं यूं अमल करते 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 उनको सेट किया हुआ था, जब मैं इशारा करूं ना चारों ने एक ही टाइम पे मटका फेंकना है, ये चार मटके फेंकने, धड़ाम से मटके आके टूटे, सुइयां पुतले। और बोला जादू तुम्हारा क्या हो गया? खत्म। वो नफ्सियाती तौर पर मुतमइन हो गए। जब नफ्सियाती मुतमइन होता है तो अमली तौर पर भी कुछ होना बंद हो जाता है। इनके बड़े क्या बोलूं यार, मस्जिद के मिंबर, काश ये मौजू यहां का है ही नहीं, ये थड़े पे चाय के होटल पे बैठ के बयान करने वाला मौजू है, ठीक है ना, छपड़े में अकेले में। क्योंकि मुझे यहां बैठ के इनको रिस्पेक्ट देनी पड़ती है, नामिलों को रिस्पेक्ट का मतलब जितनी जलील करना चाहिए उतना मैं कर नहीं पाता, मस्जिद के तकद्दस और एहतराम। एक और आमिल है यहां भी बड़े मशहूर है, उनका काम ही लोगों की बीवियों पर कब्जा करना है, लेकिन आप उनके नाम मुफ्ती भी हैं, औरतों के बनियान सूंघता है वो आदमी, शर्म नहीं आती, बेगैरत आदमी। और तुम उससे बड़े बेगैरत हो जो अपनी बीवियों के बनियान किसी कमीने को सूंघवाते हो और फिर बोलते हो शेखुल हदीस है ये। किसी का बाप भी बनियान सूख के नहीं बता सकता, इस पे जिन्न है, जादू है, चुड़ैल है, भूत है। बनियान का जादू चिन्ह चुड़ैल से कोई ताल्लुक नहीं है। तो ये शर्म नहीं आती तूने मेरी बीवी का बनियान मांगा कैसे है? समझ में नहीं आ रही मेरा ख्याल है बात। ये ड्रामेबाज लोग हैं, चीख चीख के थक गए यार हम, नहीं समझ में आ रही। फिर हमें लोग कहते हो हजरत जी भी तो, भाई हजरत जी को नहीं पता यार हर चीज, हजरत जी को नहीं पता होती, सही है ना? ये बेवकूफ बनाते हैं लोगों को। नहीं आई तो जाओ तो नहीं भाई साहब को, भाई सलाम, आप सब लोग ये सलूट कर दें एक दफा, भाई भाई ये जरा कैमरा इनकी तरफ करो, नहीं भाई साहब को सबकी तरफ से कर दे, सबको दिखा दे यार। तो नहीं भाई साहब खुश हो जाएंगे, बड़ा खानदानी काम किया है नईम भट्ट साहब ने। जो कुछ भी कभी कोई गलतियां की हो माजी में या मुस्तकबिल में, मेरी अल्लाह से दुआ, अल्लाह अगले पिछले सब माफ कर दे इनकी इस नेकी के बदले। वो काम किया है जो जिगर खुश हो गया, सुभान अल्लाह। अब बस एक काम उनका और रह गया, नईम भट्ट साहब का चार शादियां कर लें। तो जो अभी तो जो अनजाने में गुनाह हो गए वो माफ हो जाएंगे ना, तो जान कर होंगे अल्लाह उम्मीद है वो भी माफ कर दे, वो रह गया वो नहीं करेंगे। अच्छा भाई रहीम भट्ट साहब जिंदाबाद, बड़ा मजा आया यार। मुफ्ती साहब लोग हज पर अपनी दुल्हनों के साथ जाते हैं और वहां औरतें सज दर धज सलूट की भी लिए वीडियो। चलो बस रहीम भट्ट साहब को बता दूं, सबने आपको सलूट का है। चलो ये बहुत अहम मसला है, ये सुनो यार, ये वाला भी। मुफ्ती साहब लोग हज पर, ये भी मैंने कहा था कि लिख के देना मुझे, ये तो सवाल आप लोगों ने खुद लिखे है ना, ये मैंने खुद लिखवाए हैं ताकि मुझे याद आ जाए। लोग हज पर दुल्हनों के साथ जाते हैं, वहां औरतें सज धज कर बेपर्दा घूम रही होती हैं, फिर वो फोटो सेशन करवाते हैं। खाना काबा मकामाते मुकद्दसा का जर्रा बराबर भी एहतराम नहीं रहा, हज पर जाकर भी बेहयाई फैला रहे होते हैं। ये सब कुछ मैंने अपनी आंखों से देखा है। अच्छी बात है, आपकी शादी हुई है तो फौरन हज पे जाओ दुल्हन को लेके, जबरदस्त खानदानी काम हो गया, इससे अच्छा कोई सफर दुल्हन के साथ हो नहीं सकता। लेकिन जब अल्लाह की इबादत को उन आदाब के साथ किया जाए ना जो आदाब अल्लाह ने बताए हैं, तो फिर फायदा होता है। उन आदाब की रियायत नहीं करेंगे तो सिर्फ ये नहीं कि फायदा नहीं होगा बल्कि उल्टा नुकसान होगा। دیکھو نبی نے فرمایا عورت جب مسجد میں نماز پڑھنے آئے تو خوشبو لگا کر نہیں آئے گی، بے پردہ ہو کر نہیں آئے گی، مزین لباس پہن کر نہیں آئے گی، مردوں کی صف سے بالکل دور کھڑی ہوگی، ہے نا؟ اگر کوئی خاتون کہ میں نے جماعت سے نماز پڑھ کے جماعت کا ثواب لینا اور اسپرے کیا، خوشبو لگائی، ٹک ٹاک تمیز سے میک اپ شیک اپ کیا، پھر سلیو لیس کپڑے پہنے اور پوری چھمک چھلو بن کے پہلی صف میں آ کے بیٹھ گئی، تو نماز کا ثواب ملے گا؟ بلکہ شیطان کہے گا کہ اگلی نماز میں بھی حاضری دینا، بہت خوشی ہوئی ہے مجھے، پانچوں نمازیں تکبیر اولیٰ کے ساتھ تم پڑھا کرو، یہ کہے گا کہ نہیں کہے گا؟ تو ایسے ہی اگر کوئی لڑکی، کوئی خاتون، کوئی دلہن پوری چھمک چھلو بن کے حج کرنے جاتی ہے، فیس بک پہ پہلے اپنی تصویر ڈال رہی ہے، انسٹاگرام پہ اپنی تصویر ڈال رہی ہے، دلہنیں اکثر خوبصورتی ہوتی ہیں، وہ تو بعد میں ڈیزائننگ چینج ہوتی ہے ان کے تھوڑے دنوں کے بعد، کیسے حالات سسرال بگاڑ دیتے ہیں ان کے چہروں کو، بعض دفعہ شوہر کی ٹینشن بگاڑ دیتی ہے، وہ بیسیوں مسائل ہوتے ہیں، تو فیس بک پہ انسٹاگرام پہ اپنی تصویر ڈال دی، میں حج پہ جا رہی ہوں، اور پھر اپنے میاں نے بھی اپنی جو ہے نا وہ پورا گروپ فوٹو بنا کے، پھر وہاں بھی کوئی بھیا کوئی پردہ نہیں ہے، مس گیدرنگ ہوتی ہے، ایک ہی ہوٹل میں سب ایک ہی میز پہ بیٹھ کے کھانا کھا رہے ہیں، اس کی بیوی کو آپ دیکھ رہے ہو، آپ کی بیوی کو، ٹھیک ہے وہاں دیکھنے نہیں گئے، لیکن حیا اور پردہ تو کوئی چیز ہے نا، حج میں تو خیال کر لو بھائی، تو یہ وہ حج نہیں ہے جس سے آپ کے گناہ معاف ہو جائیں گے، یہ الٹا وبال بن سکتا ہے آپ کے لیے۔ میں نہیں کہہ رہا کہ آپ اپنی یادگار تصویریں نہ لیں، ایک تمیز کی تصویر موبائل پہ رکھنے کے لیے اپنے موبائل پہ رکھ لیں نا بھائی، میاں بیوی کوئی یادگار کے دیکھو ہم دونوں ونس اپون اے ٹائم کوئی اچھا کام بھی کرنے گئے تھے، یاد رہے گا، ایک تصویر لے لی شوہر نے اپنے موبائل میں، بیگم نے اپنے موبائل، ختم، اس کو فیس بک پہ کیوں ڈال رہے ہو، اس کو انسٹاگرام پہ کیوں شیئر کر رہے ہو، پھر وہاں بھی بھائی تھوڑا سا ریزرو ہو کے بیٹھ جاؤ، آپ میاں بیوی ہو تھوڑا کونے میں بیٹھ جاؤ تاکہ آپ کی بیوی پر دوسروں کی نظریں بولو نہ پڑیں، تھوڑا احتیاط کر لو آپ، ٹھیک ہے آپ پردہ نہیں کرتی اب تو کر لو نا، اب عبادت کے لیے، دیکھو کوئی عورت کتنی بھی پردہ ہو مسجد میں تو اسکارف لے کے آئے گی نا، وہ کیا خیال ہے بھائی؟ تو بالکل حج ایک انٹرٹینمنٹ بنتا جا رہا ہے، ایسا لگ رہا ہے کوئی پکنک کے لیے آئے ہوئے ہیں، تفریح کے لیے آئے ہوئے ہیں، تو خدا را یہ کام مت کریں، کم سے کم حج کے دوران پراپر پردے کا خیال کریں، اس نیت سے کہ اللہ ہم جا رہے ہیں اپنے گناہ معاف کروانے اور اپنی زندگی کو چینج کرنے، اس نیت سے کہ امید ہے اللہ ہمیشہ کے لیے پردے کی توفیق دے دے گا۔ کتنے لوگ ہیں حج پہ گئے داڑھی رکھ لی ہمیشہ کے لیے، نمازی بن گئے ہمیشہ کے لیے، بے پردہ عورتوں نے حج کیا ہمیشہ کے لیے پردہ شروع کر دیا، لیکن وہاں جا کے ان کی نیت ہی نہیں ہوتی انسان کا بچہ بننے کی، ایک انٹرٹینمنٹ بن کے رہ گیا ہے، تو یہ غلط ہے بھائی، وہاں جا کے آپ فوکس کریں کس کو؟ عبادت کو، دعاؤں کو، پردے کو۔ عورت کے لیے حج سے زیادہ اہم حکم پردے کا ہے، تبھی تو محرم کے بغیر سفر کی اجازت نہیں تھی حج پہ بھی، فرض حج بھی ہونا محرم نہیں ہے، عورت ڈیلے کرے گی حج کو کوئی گناہ نہیں ہوگا، کیونکہ اللہ کہتا ہے پردے کا حکم زیادہ امپورٹنٹ ہے، کس کی نسبت؟ حج کی نسبت۔ تو آپ نے حج میں ہی پردے کی دھجیاں اڑا دیں، یہ بالکل غلط ہے، اس کا خیال کریں، بالکل ہی خواتین وہاں پہ بالکل ہی بے پردہ ہوتی جا رہی ہیں، مرد بھی بالکل کوئی ہے ہی نہیں، حیا ہی ختم ہو گئی ہے، تو مس گیدرنگ اتنی زیادہ ہو رہی ہے، کوئی کزنوں کے ساتھ ایسے گپیں، میں نے بتایا میں عمرے پہ گیا، میرے پڑوس میں کزنوں کے ساتھ آئے ہوئے تھے عمرہ کرنے، کزن غیر محرم ہے بھائی، ایک ہی کمرے میں کزن اور وہ سارے سو رہے ہیں، اوہ ہا 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 ہی ہی کپے چل رہے ہیں، میں نے کہا یار آپ لوگ کیا کر رہے ہو، اللہ کے بندو آپ کزنوں کزن نامحرم ہے آپ، ٹھیک ہے پردہ نہیں کرتی کزن، اس موقع پر تو کر لینا، اور نہیں کر رہی تو بے تکلف ہو کے گپے تو نہ مارے نا، یہ انڈا موڑ تھوڑی ہے، یہ ڈیفنس کا کوئی ہوٹل تھوڑی ہے جہاں بیٹھ کے ہا ہی ہو لگے ہوئے آپ بیٹھ کے، کچھ تھوڑا سا خیال کرو۔ دیکھو علماء کہتے ہیں کہ بے ادب ہمیشہ کے لیے محروم ہوتا ہے، جب آپ شعائر اللہ کا احترام نہیں کرتے نا تو ہمیشہ کے لیے دل پہ مہر لگتی ہے، پھر عبادت کی نورانیت ہمیشہ کے لیے ختم ہو جاتی ہے، اللہ وہ نورانیت ہمیشہ کے لیے چھین لیتا ہے۔ تھوڑا کام کریں مگر تمیز سے کریں، وہ زیادہ بہتر ہے، زیادہ کام کرنا ان آداب کی رعایت کیے بغیر یہ نقصان دہ ہے، سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ اللہ ہدایت دے بھائی۔ وعلیکم السلام۔ وعلیکم السلام۔ مفتی صاحب میں دوسری شادی کرنا چاہتا ہوں، زنا کا خطرہ ہے، بیوی دوسری شادی نہیں کرنے دے رہی ہے جبکہ پہلی بیوی کے تمام حقوق ادا کر رہا ہوں اور کہہ رہی ہے کہ دوسری کیوں؟ بھائی کر لو، وہ تو نہیں کرنے دے گی، اس کو کام ہے بیچاری کا، اس کو ظاہر تکلیف ہوتی ہے، تو آپ کر کے بتا دو، ہو گئی ہے پھر دیکھنا، پھر جو سمجھ میں آئے خود بخود ہی ہوگا، پھر جو کچھ ہی ہوگا، آپ کچھ نہیں کرو. کیا بے نمازی قربانی کر سکتا ہے؟ کیوں نہیں کر سکتا بھائی، لیکن نماز بھی پڑھے، ہر پر جمعہ کی نماز پڑھنا ہے. کیا مطلب پڑھنا ہے؟ اف 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 یار، یہ ایسے حیا کے خلاف مسئلے ایک دم اوپنلی نہ پوچھا کرو. کسی کا کوئی پرسنل اس طرح کا مسئلہ ہو تو اکیلے میں چھپڑ میں آ کے پوچھے. میری والدہ کا بڑا آپریشن ہے، آپ سے دعا کی پہلے دل سے دعا، اللہ تعالیٰ شفا کامل عاجل عطا فرمائے. میں نے المیزان اور این بی پی میں انویسٹمنٹ کی ہوئی ہے، جو کہ اسلامی بینک ہے، جن پر مفتی تقی عثمانی صاحب کا فتویٰ موجود ہے. اس میں پروفٹ کم زیادہ آتا ہے، میں نے ایک سال سے، جائز ہے بھائی، کتنی دفعہ بتا چکا ہوں. میرے نانا ابو ایک انجینئر ہیں، ان کو کچھ 10 سال پہلے ان کے دوستوں نے کچھ مشین ریپیئر کرنے کے لیے دی تھی. اب اس بات کو 10-15 سال واپس لے رہے ہیں، وہ دوست نہ مشین واپس لے رہے ہیں نہ کوئی. میں نے لاکھوں بھائی، مشین واپس نہیں لے رہے تو لقطے کے حکم میں ہے، مشین جس کی ہے وہ مالک نہیں مل رہا، نہ وہ واپس لے رہے ہیں تو ان کو چھپڑ میں رکھ دو، بولو آپ کی مشین ہے، آپ آ کے لے جاؤ. یہ نہیں ہوتا کہ کوئی مالک نہ مل رہا ہو تو آپ کے لیے وہ چیز ہی حلال ہو جائے، اڑپ کر جاؤ، ایسا نہیں ہے. مفتی صاحب ایک سوال ہے آپ سے کہ یوٹیوب میں جو پرینک چینل ہے اس کی کمائی صحیح ہے یا نہیں، کیونکہ پرینک میں تو لوگوں کو ایک طرح سے اذیت ملتی ہے. پرینک میں دو طرح کے ہوتے ہیں، جو بےہودہ پرینک ہوتے ہیں وہ تو جائز نہیں ہے بالکل، ایک پرینک ہوتے ہیں مذاق کے ہوتے ہیں، اس میں لوگوں کو اذیت ملتی ہے، لیکن پھر وہ اذیت خوشی میں تبدیل ہو جاتی ہے. تو وہ اذیت حدیث سے ثابت ہے، نبی صلی اللہ علیہ وسلم نے ایک بڑھیا بوڑھی صاحبی آئی، کہنے لگی یا رسول اللہ کیا میں جنت میں جاؤں گی؟ آپ نے فرمایا بڈھیاں جنت میں نہیں جائیں گی. وہ بیچاری رونے لگی، اتنی ٹینشن میں آ گئی. پھر آپ نے فرمایا جوان ہو کے جائیں گی. تو یہ غم تو تھا لیکن یہ خوشی کا پیش خیمہ تھا، غم برائے غم نہیں ہے، یہ خوشی کا ذریعہ بنائیے. تو بعض دفعہ دوست کو خوش کرنے کے لیے تھوڑا ٹینشن دے کے، سرپرائز دے کے، وہ ٹینشن میں آئے گا تو آدمی خوش کر دیتا ہے. تو پرینک میں اگر کسی کو ٹینشن دی جا رہی ہے لیکن آپ کو پتا ہے کہ اس کی تلافی ہو جائے گی، وہ اینڈ میں خوش ہو جائے گا، تو یہ جائز ہے. لیکن بعض پرینکر اس میں بہت مبالغہ آرائی کرتے ہیں، اتنی زیادہ ٹینشن دے دیتے ہیں کہ وہ پھر ہمارے سامنے وہ ٹینشن نہیں آ رہی ہوتی، ہمارے سامنے تو وہ کٹ کر کے وہ لا رہے ہوتے ہیں جس نے ان کو خوش ہو گیا ہوتا ہے. بہت سے ایسے تو چپیڑ مار کے بھاگتے ہیں، ناراض ہو جاتے ہیں، وہ ہمارے سامنے یہ لوگ لاتے نہیں ہیں. تو اس لیے حدود میں رہیں، تھوڑی بہت تکلیف ایسی جس کی بعد میں تلافی ہو جائے اور وہ خوش ہو جائے، یہ جائز ہے، لیکن اس کی بھی ایک لمٹ ہے. بعض دفعہ بہت زیادہ اگلے کی بےعزتی کر دیتے ہیں، اس کو ٹینشن دے دیتے ہیں، وہ والے کلپ پھر کٹ کر کے ضائع کر دیتے ہیں، وہ ہمارے سامنے نہیں آتے. مفتی سے بی بی ہو گیا میرا بھائی، اگر کوئی شخص بھائی کسی جگہ کا نام لے کے نہیں پوچھا کرو، یہ نعیم بٹ صاحب کا حوصلہ تھا، انہوں نے دو بندوں کا نام لے کے بتا دیا، باقی اب یہ نہیں کہ مہرے کا نام لے کے یہاں پر بتاتا رہوں فلاں بھی فراڈی فلاں بھی، کسی کا نام لکھا ہوتا ہے وہ فراڈی ہے کہ ایک نمبر ہے، تو پاگل ہو گیا. مفتی ایک اصول اور ضابطہ ہم نے بیان کر دیا، بس اس پہ ہر ایک اوپر کو. لوگ کہتے ہیں دیکھو مفتی صاحب ڈر گئے، بہادری کا اگر دین کو کوئی فائدہ ہو تو پھر وہ بہادری دکھانی چاہیے. دین کو فائدہ ہو رہا ہے آپ کے جیل جانے سے، جاؤ، آپ کے قتل ہونے سے دین کو فائدہ ہو لٹک جاؤ. جہاں فائدہ نہ ہو رہا ہو نا، بلکہ جو کام کر رہے ہو اس سے بھی محروم ہونے کا خطرہ ہو، تو وہ بے وقوفی ہے، وہ بہادری نہیں ہے. تو عوام کی باتوں میں آ کے کبھی اس ٹائپ کی بہادری کی بالکل بھی کوشش نہیں کرنی چاہیے، صحیح ہے نا. متنبی جو تھا نا بڑا شاعر تھا، بہادری پہ بڑے شعر ہیں اس کے. بادشاہ کے خلاف اس نے حجب کی، برائی کی، بادشاہ نے قتل کے آرڈر دیے، بندے آئے اس کے پیچھے مارنے کے لیے، بھاگ گیا. اب جب بھاگا تو پیچھے نا وہ جو فوجی اس کو مارنے کے لیے آئے تھے، یا کوئی بندے نے شیر پڑھا کہ متنبی آج تو ان فوجیوں سے بھاگ رہا ہے جو تجھے قتل کرنے آئے ہیں، شیر میں تو نے یہ کہا ہے کہ مجھے تلوار جانتی ہے کون ہے، مجھے گھوڑا جانتا ہے کہ میں کون ہوں. ایک شعر ہے اس کا جس میں یہ کہتا ہے اگر تو مجھے نہیں جانتا نا تو کوئی پرواہ نہیں ہے. فل بھائی تو وہ کیا ہے یار، پورا شعر مجھے ذہن سے نکل گیا. تو تلوار مجھے جانتی ہے، گھوڑا مجھے جانتا ہے کہ میں کون ہوں. اس نے کہا بات شعر میں تو بڑی بہادریاں دکھائی ہیں تو نے، آج بھاگ رہا ہے، پبلک کی باتوں میں آ گیا، صحیح ہے نا. اس نے بولا نہیں بھاگوں گا، واپس پلٹا. وہ اتنے لوگ تھے انہوں نے مار دیا اس کو، ریگستان میں اس کی لاش بھی نہیں ملی، پتہ نہیں کہاں گیا وہ بیچارہ. तो भागना ही बेहतर था, ठीक है ना। तुमने बादशाह के साथ पंगा लिया है और अब पतली गली से जैसे हम घंटी बजा के फौरन भागते थे, घंटी बजाना भी गलत था लेकिन बजा के वहां खड़ा रहना और ज्यादा गलत था। घंटी बजाना भी गलत है लेकिन ये और ज्यादा गलत है कि बजाओ भी और फिर वहां खड़े भी रहो। इसलिए भाई तो मैं कभी भी वो वाली बहादुरी नहीं करता जिसका इस्लाम को कोई फायदा नहीं है। हाँ, वो बहादुरी जिसका इस्लाम को फायदा है वो वाली बहादुरी के किस्से भी हमारे पास हैं, कभी छाव में मिलेंगे तो हम आपको बताएंगे। ये बेवकूफों वाली बहादुरी हम नहीं करते बिला वजह। अच्छा भाई मुफ्ती से मैं यूनिवर्सिटी का तालिब हूँ और दर्श निजामी भी कर रहा हूँ, पूरे दिन के अस्कार की तरतीब भी और तिलावत भी करता हूँ तकरीबन। भाई तुम तो बहुत बड़े बुजुर्ग बन गए हो। साथ खुद ही तर्जमे के साथ साथ हिफ्ज भी कर रहा हूँ, जो काम रह गए हैं बस वो लिख के बता दें। लेकिन आय हाय 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 तन्हाई के गुनाह नहीं छूट रहे, हर बार तोबा करता हूँ फिर हो जाती है। बार बार तोबा करें, किसी शेख से इस्लाही ताल्लुक कायम करें, हजरत फिरोज मेमन साहब से बैत हो जाए जाके, समझ रहे हो, जिससे बेहयाई वाले गुनाह नहीं छूट रहे। सबसे बेहतरीन ऑप्शन उसके पास हजरत फिरोज मेमन साहब से बैत हो जाए, इंशाल्लाह उसका बाप भी छोड़ेगा गुनाह इंशाल्लाह। लेकिन तमीज से बैत हो, अपने आप को मुकम्मल हवाले करे, आधा आधा काम ना करे। ये आजकल कमबख्त बैत भी होके शेख को खुद ही समझाना शुरू कर देते हैं, सही है ना, कि आप यूं करें आप यूं ना करें। किसी मसले पर इश्काल हो तो उलमा से पूछ लें, लेकिन इस्लाह और इरशाद के लिए शेख के अपने आप को ऐसे हवाले किया जाए जैसे मुर्दा बदस्ते जिंदा, फिर फायदा होता है तो इंशाल्लाह गुनाह छूट जाएंगे। और ऐसा ना हो कि जब तक बैत नहीं होते तो और कर लें। आदमी कहता है चलो बैत तो होके छूट ही जाएंगे ना, ये खतरनाक बात है। मुफ्ती साहब आपने फरमाया था कि सफर में बैठकर पढ़ी जाने वाली नमाजों को लौटा लिया जाए ट्रेन में, चौके खड़े होकर पढ़ने की जगह नहीं, ट्रेन में खड़े होकर पढ़ने की जगह होती है, ऐसा नहीं होता कि नहीं होती, हिम्मत करो ट्रेन में खड़े होकर नमाजें पढ़ो। मजीद ये फरमाए कि मैंने कहीं पढ़ाई के सफर में सिम का तायुन ना हो तो किसी भी, नहीं भाई सफर में फर्ज नमाज और वितर के लिए सिम का तायुन भी जरूरी है, क़िबला रुख होना भी, खड़े होकर नमाज पढ़ना भी जरूरी है। अगर ये ना हो तो फिर मजबूरी में बैठ के पढ़िए तो लौटाएं उसको। आपके कुछ लगा हुआ है आपके साफ कर लो, उनको बता दें। आप कहते हैं कि इजमाए उम्मत बहुत बड़ी दलील है, मुझे कोई एक मसला बता दें जिस पर इजमा हो सारे सहाबा में, चारों फिका में, हनफी का लगे शाफी, बहुत सारे मसाइले। पांच नमाजें फर्ज हैं, पूरी उम्मत का इजमा है या नहीं है? रमजान के रोजे फर्ज हैं, पूरी उम्मत का इजमा है या नहीं है? तीन तलाकें तीन होती हैं, पूरी उम्मत का इजमा है? जो कहते हैं ना नहीं है मुझे, मेरे पास ले आए, फेंकने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है। तीन तलाकों पर पूरी उम्मत का इजमा है कि तीन तीन होती है? हालत हैज में तलाक वाकई हो जाती है, इस पर पूरी उम्मत का इजमा है? तरावी आठ रकतों से ज्यादा है, इस पर पूरी उम्मत का इजमा रहा है हमेशा? समझते हो कि नहीं समझते हो? बहुत सारे मसाइल हैं। कोई कह के नहीं मानता तो बिठाए इंशा, हम वो जो दलाइल देते हैं उसमें सुकुम होता है। कोई कुछ लोग इमाम मालिक की तरफ निस्बत करके कहते हैं लोगों ने इतने रुकू पता नहीं कहां से निकाल लिए, हमने तो देखा नहीं है। ये कॉल इमाम मालिक की तरफ निस्बत ही ठीक नहीं है इसकी। ये बाद में 700-800 साल बाद किसने घड़ के इमाम मालिक के खाते में डाला है और हमारे अहले हदीस भाई उसको ही मार्केट में चलाते रहते हैं। इमाम मालिक तो 20 से भी ज्यादा रकतों के कायल रहे हैं। समझता है कि नहीं समझता है? और बहुत सारे मसाइल हैं जिन पर इजमा है। वुजू के बगैर नमाज नहीं होती, तहारत के बगैर अल्लाह नमाज को कबूल नहीं करता, इस पर पूरी उम्मत का बोलो इजमा है। समझते हो? मुता हराम है, इस पर पूरी उम्मत का इजमा है। शुरू में कुछ इख्तलाफ था लेकिन इजमा हो गया। फिर मुता और जिना में कोई फर्क नहीं है। और बहुत सारे इज्जत औरत पर वाजिब है, जब शोहर मर जाएगा तो 4 महीने 10 दिन की इज्जत है, पूरी उम्मत का बोलो इजमा है। और अगर हालत हमल में तो बच्चे की विलादत पर इज्जत खत्म होगी, पूरी उम्मत का बोलो इजमा है। तलाक के बाद तीन हैज या तीन तोहर, इसमें इख्तलाफ है कि हैज है या तोहर है, लेकिन हैज या तोहर ये दो ही कौल मिलते हैं, इस पर भी उम्मत का इजमा है कि तीसरा कोई कौल नहीं है, या तो हैज से होगी या तोहर से होगी। समझता है कि नहीं समझता है? बकरीद के 3 दिन है, 10, 11, 12, इसमें हमें बाज अजहाब से कुछ कौल मिलते हैं लेकिन जईफ सनद के साथ। ये भी तकरीबन इजमाई मसला है, तकरीबन मैं एहतियातन लगा रहा हूं कि 3 दिन है कुर्बानी के, लेकिन बाज इमाम से इसमें इख्तलाफ मनकूल है मगर वो बहुत जईफ कौल है। चलो इसको आप इजमा से निकाल दो थोड़ी देर के लिए। भैंस की कुर्बानी जायज है, इस पर उम्मत का इजमा रहा है, अब इख्तलाफ पैदा हो गया लेकिन हमेशा से इजमा रहा है, माजी में सब इसको जायज समझते थे। और बहुत सारे इस तरह के मसाइल हैं। औरत और मर्द की नमाज फर्क है, औरत सिमट के नमाज पढ़ेगी, मर्द مردوں کی طرح ہمیشہ سے اجماع رہا ہے اس پر، اب اختلاف پیدا کر دیا گیا تو آپ کا اختلاف تھوڑی معتبر ہے. اور صفا مروا میں چلے گی دوڑے گی نہیں، اس پر امت کا اجماع ہے. البانی رحمہ اللہ نے اختلاف کی کوشش کی اس میں، لیکن ایک دفعہ اجماع اس پر ہو چکا ہے. عورت آہستہ لبیک کہے گی زور سے، حالانکہ کوئی حدیث نہیں ہے اس پر، صحیح حدیث مرفوع حدیث، لیکن امت کا اس پر کیا ہے بھائی؟ اجماع ہے کہ زور سے نہیں کہے گی، سمجھتا ہے یا نہیں سمجھتا، اور بہت سارے مسائل ہیں. اور کیا چاہیے تمہارے کو باتیں پھینکنے پر؟ گورنمنٹ کی طرف سے کوئی پابندی نہیں ہے. توحید کا مفہوم کیا ہے؟ پوری امت کا اجماع. یا رسول اللہ مدد، غلط. یا علی مدد، غلط. پوری امت کا کیا ہے؟ اجماع. اب اختلاف پیدا کر دیا لوگوں نے، بہت سارے مسائل ہیں، بہت سارے. عورت کے لیے خوشبو لگا کہ مردوں کے سامنے سے گزرنا حرام ہے، اس پر پوری امت کا اجماع. سمجھتے ہو؟ سمجھ رہے ہیں؟ دوسری بات، حافظ احمد صاحب کا بھی ایک انٹرویو آیا جس میں حافظ احمد نے کہا کہ مفتی صاحب کی چار شادیوں کا میرے چینل کے ذریعے لوگوں کو پتا چلا ہے. حافظ صاحب سے شاید بھول ہو گئی ہے، میں نہیں کہہ رہا جھوٹ بول رہے ہیں، لیکن شاید یہاں پر مسٹیک ہو گئی. میں نے جب چار شادیاں کی ہیں تو چوتھی شادی میرے سب گھر والوں کو پتا تھا اور میرے سب دوستوں کو پتا تھا، اس پر بہت سارے گواہ ہیں میرے پاس. میں نے چھپ کے شادی نہیں کی، پبلک کو نہیں پتا تھا. پبلک کو حافظ احمد صاحب کے انٹرویو کے ذریعے پتا چلا ہے کہ میں چوتھی شادی کر چکا ہوں. لیکن حافظ احمد صاحب نے جو ایک پوڈ کاسٹ میں بھی یہ لوگوں کو بتایا، ایک دفعہ نہیں کئی دفعہ بتایا مختلف لوگوں کو، ان کو بھی انٹرویو دیتے ہوئے، جو وہ ہیں کیا نام ہے ابھی جن کو میں نے انٹرویو دیا تھا، وہ نہیں سمر ٹی وی میں جن کو میں نے انٹرویو دیا تھا، کیا نام ہے ان کا، لیڈی جو خاتون، کرن ناز. کرن ناز کو بھی حافظ احمد نے ایک پوڈ کاسٹ میں بتایا کہ میری یعنی مفتی صاحب میرے چینل سے مفتی صاحب کے گھر والوں کو پتا چلا کہ مفتی صاحب نے چوتھی شادی کر لی ہے. ابھی بھی ایک پوڈ کاسٹ میں حافظ احمد نے کہا کہ میرے چینل سے لوگوں کو پتا چلا کہ مفتی صاحب نے، مفتی صاحب کے گھر والوں کو پتا چلا. تو یہاں بھی حافظ احمد صاحب سے مسٹیک ہوئی ہے، میرے گھر والوں کو پتا تھا کہ میں چوتھی کر چکا ہوں، میرے دوستوں کو، میرے رشتہ داروں کو، سب کو پتا. میں ولیمہ بھی کر چکا تھا، سارے بھائی بہنوں سب کو کھلا چکا تھا، پبلک کو نہیں بتایا تھا میں نے. سمجھ رہے ہو؟ پبلک کا مطلب اناؤنسمنٹ نہیں تھی، اس میں کچھ حکمتیں تھیں. وہ حکمتیں کیا تھیں؟ وہ میں جانوں، میرے گھر والے جانے. تو میں نے حافظ احمد صاحب کو کہا تھا کہ چونکہ میرے گھر والوں کی طرف سے پابندی ہے کہ اس کو ابھی اناؤنس نہ کریں، تو کائنڈلی آپ اناؤنس نہ کریں. تو حافظ صاحب نے کو میں نے ایک دفعہ نہیں، سو دفعہ یہ بات کہی کہ میرے گھر والے ناراض ہوں گے مجھ سے، آپ اس کو اناؤنس نہ کریں، کسی ٹائم پہ میں خود اناؤنس کر دوں گا، ہم نے چھپن چھپائی تو کھیلنی نہیں ہے. گھر والے ناراض ہوں گے، بار بار کا، بار بار کا، یہاں تک کہ جب وہ انٹرویو میں کلپ ہی انہوں نے یہ چلایا، مفتی صاحب نے چوتھی، پھر میں نے کہا آپ اس کو ہٹائیں، وہ بھی حافظ صاحب نے ہٹایا نہیں. تو بات یہ ہوئی ہے، سمجھ رہے ہو؟ تو اب حافظ احمد صاحب کو شاید بھول گئے ہوں گے وہ، تو خبر یہ پھیلائی ہے کہ مفتی صاحب کے گھر والوں کو بھی میرے بیان سے پتا چلا، میرے چینل سے، کہ شادی ہو گئی ہے. تو نیچے کچھ لوگوں کے نیگیٹو کمنٹس تھے کہ مفتی صاحب نے کیوں گھر والوں سے چھپا کے شادی کی، ہمیں تو کہتے ہیں بتا کے کرو، خود چھپائی. تو میں نے کوئی چھپا کے نہیں کی، میرے سب گھر والوں کو پتا تھا، ولیمہ کر چکا تھا، میرے رشتے دار آ چکے تھے، سارے دوستوں کو پتا تھا، صرف اناؤنسمنٹ نہیں کی تھی. اور اناؤنسمنٹ کی طرف سے میرے گھر والوں سے ہی کیا تھا کہ آپ اس کو اناؤنس نہ کریں. اور اس کی کوئی زیادہ راکٹ سائنس نہیں تھی بھائی، ایک میڈیا پہ نا ایک پھر وہ ایک چیز چل پڑتی ہے بلا وجہ کی. تو لیکن وہ حافظ احمد صاحب نے شاید بھول، میں نہیں الزام لگا رہا کسی کے اوپر، لیکن یہ دو چیزیں حافظ صاحب کو میں نے سختی سے ایک بار نہیں 20 بار منع کیا، بار 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 انہوں نے پھر بھی چلائی. میرے ساتھ ایسا ہوا ہے، بہت اچھا گمان ہم رکھ لیتے ہیں غلطی سے ہو گیا ہوگا، ٹھیک ہے، لیکن ہوا ہے یہ بھائی. دوسری بات یہ کہ کسی کو ریسپیکٹ دینا بھی ضروری نہیں کہ ہم اس کو فیور کرتے ہیں. میرے پاس یہاں مسلم لیگ کے لوگ بھی آتے ہیں، میں گلے مل کے ملتا ہوں، عزت دیتا ہوں، دودھ پتی چائے، بھائی ایک مقام ہے نا، مرتبہ ہے. پیپلز پارٹی کے لوگ بھی آتے ہیں، ایک مقام ہے بھائی، آدمی کو اس کو ریسپیکٹ دینی ہے. حدیث میں آتا ہے انزل الناس منازلہم، لوگوں کا جو مقام اور مرتبہ ہو تمہارا بیہیویئر ان کے ساتھ ویسا ہی ہونا چاہیے، حدیث ہے. نبی صلی اللہ علیہ وسلم کے پاس کافر بادشاہ بھی آتے تھے، آپ ان کو ریسپیکٹ دیتے تھے. تو کوئی بھی آئے گا تو ہم اس کو عزت دیں گے. اب آپ کیا سمجھتے ہیں، آصف علی زرداری صاحب اگر ایز اے صدر مجھے کہیں بلائیں تو کیا میں نہیں جاؤں گا؟ میں ضرور جاؤں گا بھائی، ایک ملک کا صدر ہے یار، جو مرضی ہے وہ ان کا ذاتی معاملہ ہے. اور میں عزت سے بات کروں گا، میں آپ جناب سے بات کروں گا، میں وہ تھوڑی بولوں گا تو وہ جو اسٹائل ہمارا کہیں اور ہوتا ہے. اب کوئی کہے یار مفتی صاحب دیکھو عزت دے رہے ہیں, بھائی صدر ہونے کی حیثیت سے عزت دینی پڑے گی, سمجھتے ہو؟ وزیر اعظم ہونے کی حیثیت سے کسی کو رسپیکٹ دینا یہ مذہب کا حکم ہے, آپ کو عزت دینی ہے. کوئی بھی علاقے کا سردار ہو آپ کو اس کو عزت دینی ہے, کیونکہ عزت نہیں دو گے تو وہ اس کو اپنی بے عزتی سمجھے گا, سمجھتے ہو گے نہیں سمجھتے؟ تو یہ شریعت کا اصول ہے. اور جتنے لوگ فنٹر بنے ہوئے ہوتے ہیں نا یہ سامنے ایسے ہی کر رہے ہوتے ہیں, ہم بتا کے کر رہے ہوتے ہیں. اچھا میرے بھائی, میرے دوستوں کے 15 ہماری دوستی کو 10 سال ہو گئے اسے اسلام, اسے اسلام میں دلچسپی. اچھا ہندو ہے, اور جتنا میں نے اس سے بات کی اسے اسلام ہی ٹھیک مذہب لگتا ہے, وہ اسلام کے حوالے سے مانتا ہے, مثلا سود حرام ہے, شراب حرام ہے, کانے سننا حرام ہے, اسلام قبول نہیں کر رہا. ہم نے اس کو اسلام کی دعوت دی تھی, اگر میں نے قبول کر لیا تو میرے گھر مسئلے کھڑے ہو جائیں گے, جیسے بیٹیوں کی شادی نہیں ہوگی. اب میں نے اور میرے دوست اس کو کلمہ کی تعلیم دینا چاہتے ہیں. اس کے سلسلے میں سوال یہ ہے کہ میرے بھائی اس کو آپ سمجھائیں کہ اسلام نہ لانے سے زیادہ مسئلے کھڑے ہوتے ہیں. اگر وہ چاہتا ہے نا اس کے مسائل دور کریں, بچیوں کی شادیوں کے مسئلے ہیں وہ آپ اس کے کوشش کریں. اس کا دیکھو حدیث میں آتا ہے تمہاری وجہ سے ایک شخص اسلام لے آیا نا سرخ اونٹوں سے بہتر ہے. اس کو بتائیں بچیوں کی شادی سے بڑا مسئلہ اپنے آپ کو جہنم کی آگ سے بچانا ہے. اس حوالے سے آپ سے ملاقات, میرے سے جب چاہیں ملاقات کریں اس سلسلے میں, اتوار کو آ جائیں عصر میں. وہ امریکہ میں رہتا ہے, اس کے بعد واپسی ہے. ابھی الحمدللہ ایک ویڈیو کال پہ ہندو مسلمان ہوا ہے ماشاءاللہ, تو بہت عیسائی ہندو بہت الحمدللہ مسلمان ہو رہے ہیں, ہمت کر رہے ہیں الحمدللہ. مفتی صاحب میرے قرآن میں بہت سے سدے اور میں ان کو چھوڑ دیا, آپ سارے اکٹھے کر لو, اس میں کیا ہے, اندازے سے کر لو, پورے یاد نہیں ہے تو کر لو, کیا جا رہا ہے. میرے 3 بچے بالغ ہیں, 1 میرے ساتھ دکان پر کام کرتے ہیں, 2 لڑکیاں ہیں, کیا ان کی طرف سے بھی قربانی واجب ہوگی؟ ان کے پاس مال نہیں ہے تو ان کی طرف سے قربانی واجب نہیں ہے. بچوں کے پاس مال نہیں ہوتا, وہ سب ابا کا ہی ہوتا ہے عام طور پہ, جو بزنس کر رہے ہیں آپ کے ساتھ دکان میں ہے وہ سب آپ ہی کا مال ہے, بچہ صرف معاون مددگار ہے, تو آپ پر صرف اپنی طرف سے لازم. ایک مولوی صاحب سے کسی نے پوچھا کہ کسی لڑکی کے ساتھ سونا جائز ہے, بولا کمبخت سوتا کا ہے تو, کون پاگل ہے جو لڑکی کے ساتھ سوئے گا؟ سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی, جھوٹ کیوں بول رہا ہے؟ مسئلہ یہ ہے, ایک کمپنی ہے جو کہ امریکہ کی ہے, امریکہ اسرائیل کی مدد کرتا ہے, ایسی کمپنی میں جاب کرنا کیسا ہے؟ کمپنیوں میں جاب جائز ہے. دیکھو براہ راست گناہ میں تعاون کرنا کسی کے ساتھ حرام ہے, یہ تعاون مختلف واسطوں سے گھوم پھر کے ہو رہا ہو تو اس پہ اگر پابندی ہو جائے گی پھر تو کسی, پھر تو دنیا میں کوئی کام ہی جائز نہیں رہے گا, کوئی بھی کام جائز نہیں رہے گا. کسی غریب کو کھانا کھلانا, ہندو کو کھانا کھلانا حرام ہو جائے گا, کیونکہ وہ کھانا کھائے گا طاقت آئے گی, مندر میں جا کے بت کی عبادت کرے گا, کھانا نہ کھاتا تو مر جاتا, بت کی عبادت نہ کرتا. بھائی اس کا یہ اپنا عمل ہے, آپ نے ایز اے انسانیت کھانا کھلایا, باقی وہ خود مختار ہے, خود جا کے عبادت کر رہا ہے, وہ اپنی ٹانگوں پہ چل کے گیا ہے. تو جب بھی آپ کسی کے ساتھ تجارت کرتے ہو تو وہ تاجر کو جو فائدہ ہوگا, کوئی اس سے حج کر کے آئے گا, کوئی اس سے شراب پیے گا. اب آپ کو چونکہ میری تجارت سے اس کے پاس پیسے آئے اور یہ شراب پی رہے, لہذا میں تجارت چھوڑ دوں تاکہ یہ شراب چھوڑ دے, تو کیا کہا جائے گا؟ بھائی اس کی شراب کا آپ کی تجارت سے لینا دینا نہیں ہے, آپ تجارت اپنے فائدے کے لیے کر رہے ہو, شراب اس کا پینا یہ اس میں خود مختار ہے, خود سے ارادہ کر کے گیا, آپ نے اس کو مجبور نہیں کیا. تو دنیا میں یہودیوں کے ساتھ ہمیشہ تجارتیں ہوتی رہی ہیں جو اسلام کے خلاف سازشیں کرتے رہے ہیں, کیونکہ ہم ان کے فائدے کے لیے نہیں کر رہے ہوتے تجارت, ہم کس کے لیے کر رہے ہیں؟ اپنے لیے. اگر ہم چھوڑیں گے تو ہمارا بھی تو نقصان ہوگا نا. اب آپ نے ساری جو بزنس, جو آپ کا جو بزنس چل رہا تھا, ملازمت چل رہی تھی, بائیکاٹ کر لیا آپ نے, اس کے بعد آپ کے ملک کی ایسی کی تیسی ہونا شروع ہو جائے گی, آپ اور غلام بن جاؤ گے, اس کا کوئی دوسرا حل سوچنا چاہیے. ہاں باقی مصنوعات کا جو بائیکاٹ چل رہا ہے وہ تو چونکہ ایک اجتماعی طور پر ایک مصنوعات کا بائیکاٹ چل رہا ہے وہ ایک الگ چیز ہے, اس کو ملازمت سے نہ جوڑیں آپ, ملازمت بالکل ایک الگ چیز ہے, تجارت بالکل ایک الگ چیز ہے. مفتی صاحب میرے والد صاحب کا ٹانک آپریشن ہے, دل سے دعا اللہ تعالیٰ سے عطا فرمائے. مفتی صاحب لوگ اجتماعی قربانی میں حصہ ڈالتے ہیں وہ ان چیزوں کا خیال نہیں رکھتے, جن کے ساتھ حصہ ڈال رہے ہیں ان کے عقائد کیسے ہیں؟ بھائی بہت زیادہ کھود کریت کی اجازت نہیں ہے, اگر پتہ چل جائے کہ اس آدمی کی آمدن حرام ہے یا یہ پکا ڈھکا مشرک ہے تو اس کو قربانی میں حصے دار بنانا جائز نہیں ہے. سمجھ آپ فن فن والوں میں سے, ہاں اچھا لگ رہے ہیں ان جیسے سے. اچھا تو میں نے کہا اتنی تمیز سے اتنی دیر کیسے بیٹھے ہیں؟ اچھا خیر مذاق کر رہا ہوں, تو کیونکہ فن فن والے اتنی دیر میں 2-4 ولاگ بنا چکے ہوتے ہیں, تو یہ پتہ چل جائے نا یہ حرام آمدن ہے یا خالصتاً شرکی عقیدہ اس کا، تو پھر اس کو قربانی کے جانور میں حصے دار نہیں بنا سکتے، پھر کسی کی بھی قربانی نہیں ہوگی. ہلکی پھلکی تحقیق کر لیا کریں تھوڑی سی، وہ کیا کرتے ہو بتا دے، حلال ہے بس مان لو حلال ہے، زیادہ نہیں اس میں گہرائی میں جانے کی. طلاق یافتہ لڑکی کا رشتہ ہے، ایک چھوٹی بچی بھی ہے، اچھا شوہر سے اس نے چھین لی ہے، کہتے ہیں شوہر ظالم تھا، خرچہ نہیں دیتا تھا، لڑکیوں کو گھر میں لاتا تھا جبکہ بیوی محکمے میں ہوتی تھی، اس سے شادی کرنا اور چھوٹی بچی کو پالنا کیسا ہے؟ دیکھو بچی اگر کوئی عورت کسی غیر مرد سے شادی کر لے، یعنی غیر مرد سے مراد تو اس کے شوہر کے خاندان کا نہ ہو، تو عورت اپنے ساتھ بچی نہیں لے جا سکتی، بچی شوہر کو دینی پڑے گی اس. اب یہ خواتین ایسے موقع پہ الزام لگاتی ہیں وہ یہ کرتا تھا، وہ کرتا تھا، فلانا کرتا تھا، تو اس نیک دنیا میں کوئی بھی نہیں آج کل. بات یہ ہوتی ہے کہ بچی کے لیے باپ سے بڑا، باپ سے اچھا سرپرست اور رہبر کوئی بھی نہیں ہے. سوتیلا باپ کبھی بھی سگے باپ کی جگہ بہت کم ہوتے ہیں، سنبھال لیتے ہیں، لیکن نیچرلی ایسا ہوتا نہیں ہے، وہ نہیں سنبھال سکتا. اور پھر آگے بچی کو جو خطرات ہوتے ہیں نا سوتیلے باپ سے، وہ بہت خطرناک ہوتے ہیں، بہت زیادہ خطرناک، بہت کم نہیں. شہوت پرستی کا دور ہے، یہ تقوی للہیت کا دور نہیں ہے. بڑے بڑے مذہبی گھرانوں میں ایسے ایسے کیس آئے ہیں کہ وہ عورت خود بچی کو سنبھالتی پھرتی اپنے شوہر سے. اس لیے شریعت کا حکم ہے عورت کہیں شادی کرے بچہ کس کے حوالے کر دے؟ شوہر کے حوالے کرے. باقی یہ تو پھر کامن الزامات ہوتے ہیں، وہ یہ کرتا تھا، وہ بھائی وہ جو کرتا تھا وہ اپنے لیے کر رہا ہے. بچوں کے لیے باپ سے زیادہ غیرت مند دنیا میں کوئی بھی نہیں ہو، بیٹی کے لیے تو بہت غیرت ہوتی ہے باپ میں، تو اس لیے بچی کو باپ کے حوالے کریں. یہ جو آج کل ایک بہت چل گیا ہے یہ مسئلہ. پھر یہ بھی یقین نہیں ہے کہ ایسا ہوتا بھی ہے کہ نہیں ہوتا. خواتین کو جب طلاق ہوتی ہے تو الزامات بہت لگتے ہیں، اس میں کچھ صحیح ہوتے ہیں، کچھ بہت غلط بھی ہوتے ہیں. تو البتہ یہ سوتیلے باپ کو چاہیے کہ وہ یہ کہہ دے بھائی تم شریعت کا حکم یہ ہے کہ بچی شوہر کے حوالے کرو، سمجھ رہے ہو؟ نہیں کرتی تو آپ اس معاملے میں نہ پڑیں، یہ آپ کا میٹر نہیں ہے. وہ بچی پھر بھی لاتی ہے تو آپ اس کو بچہ سمجھ کے پال لیں. یہ بتا دیں جب اس کا اوریجنل باپ آئے گا نا بچہ لینے، تو میں بیچ سے ہٹ جاؤں گا، میں فائٹ نہیں کروں گا. سمجھتے ہو گے نہیں سمجھتے؟ بھائی تم لائی ہو پالو، تمہارا پھڈا ہے شوہر کے ساتھ، وہ جانے اور تم جانو، میں شریعت کا مسئلہ بتا دیتا ہوں. رہنا چاہے بہت اچھی بات ہے، ایک بچی پالیں گے اس کا ثواب ملے گا، بہت اچھی بات ہے. لیکن جس دن وہ آیا یا ان کی طرف سے کچھ لوگ آئے، تو یہ نہیں سمجھنا کہ میں تمہاری طرف سے ان سے لڑوں گا، کیونکہ اس سے آدمی کو بہت غیرت آتی ہے. کہتے بیٹی میری ہے، تو کون ہوتا ہے بیچ میں آ کے کباب میں ہڈی قتل ہو جاتے ہیں اس پہ. بیٹی میری ہے، تو کون ہے بھائی؟ تو آ کے تو ٹھیک ہے، بیوی ہے نا تیری، میں نے طلاق دے دی، یہ کھلا ہو گیا، تو جان یہ جان، بچی میری ہے، تو کباب میں ہڈی کیسے بن رہا ہے بھائی؟ تو کون ہوتا ہے آنے والا؟ یہ غیرت کے مسئلے ہوتے ہیں. ایسے موقع پہ آپ بول دو بھائی جب ان کا باپ آیا میں پتلی گلی سے بھاگ جاؤں گا، تم جانو اور یہ جانے. سمجھتے ہو گے نہیں سمجھتے؟ تو اوریجنل باپ جو ہوگا، یہ اوریجنل ہونے کی علامت ہوگی غیرت مند ہونا. اگر نہیں ہے کہہ رہے کوئی بات نہیں کائنڈلی ایکچولی کر کے، اس کا مطلب کچھ مسئلہ ہے. تو میاں بیوی جھگڑا کر لیتے ہیں، لیکن غیر کو اب مرد نہیں برداشت کرتا کہ بیٹی میری ہے اور تو آ کے بیچ میں کہہ رہے کہ کہاں رہے گی، تو کون ہوتا ہے فیصلہ کرنے والا؟ ٹھیک ہے بچے کی ماں سے پھٹا ہو، بچے کی ماں بھی ہوتی ہے کچھ نہ کچھ فیصلہ کرنے والی. وہ مجھ سے چھین لے، میں مان لیتا ہوں، چلو جی بچے کی ماں ہے، کبھی باپ چھین لیتا ہے کبھی ماں چھین لیتی ہے. لیکن سوتیلے باپ کو اوریجنل باپ کے ہوتے ہوئے کباب میں ہڈی بننے کی بالکل اجازت نہیں ہے. اس میں قتل ہو جاتے ہیں، گلے دب جاتے ہیں، مار پیٹ، ٹانگیں وانگیں ٹوٹ جاتی ہیں، بڑے مسائل ہوتے ہیں. تو اس سے پہلے کہ تم دونوں ٹانگیں گواں بیٹھو، بیوی کو بتا دو بھائی یہ بچی لاؤ، میں اپنی بیٹی سمجھ کے پالوں گا، لیکن جہاں ان کے سسرال یا تمہارا پھڈا کھڑا ہوا میں بیچ میں نہیں پڑوں گا. سمجھتے ہو؟ تم کسی مفتی سے فیصلہ کروا لینا یا جو بھی شریعت کا حکم ہوگا وہ تم جانو میں جانو، میں اس میں لڑوں گا نہیں اس سے، یہ غلط ہو جائے گا. پھر یہ زیادہ وہ بن رہا ہوتا ہے فنٹر، صحیح ہے نا؟ تو جو اوریجنل باپ ہے اس کو پھر بہت غصہ آتا ہے، بولتا ہے تو کیا. پھر منہ ٹوٹتا ہے تو پھر مجھے آگے بتاتے ہیں اس نے میرے جبڑا توڑ دیا، یہاں ہوا کرتا تھا آج کل یہاں ہو گیا. میں کہتا ہوں بہترین کام کیا. وہ کہہ رہے وہ شراب پیتا تھا، وہ لڑکیوں کو میں کیسے بھیج دیتا اس کو. ابے تو اس کا باپ بن کے تو فیصلہ کر رہا ہے، اس کا باپ اللہ نے اس کو بنایا، تجھے بنایا ہے، وہ جو مرضی کرتا تو وہ کہے گا میں کرتا ہوں نا، تجھے کیا تکلیف ہو رہی ہے، تو ہمارے بچوں کا کب سے باپ بن گیا. دیکھو ایک واقعہ سناتا ہوں، غیرت مند لوگوں کے ایسے واقعات ہوتے ہیں. ایک دن کیا ہوا، میرے پاس ایک کیس آیا، میاں بیوی کا جھگڑا تھا، بس یہ بتا کے بیان ختم. میاں بیوی کا جھگڑا تھا، अच्छा बच्चों का कोई मसला नहीं था, झगड़ा मियां बीवी का था, तो जब उनकी कंप्रोमाइज हुआ ना तो एक तहरीर लिखवाई गई, तहरीर लिखवाई गई कि आज के बाद शोहर बीवी को ये खर्चा देगा और बीवी शोहर की ये इताअत करेगी पूरी। औरत ने कहा कि इसमें बच्चों का भी लिखो कि बच्चों के लिए शोहर इतना खर्चा देगा, क्या करेगा बच्चों को, बच्चों का बाप इतना, यानी जोड़ पैदा हो रहा है, तलाक नहीं हो रही, लड़ाई झगड़ों से तंग आके ना हमने लिख लिया, एक रिटर्न में एक चीज लिख ली, मैं ही था उस मसले में पड़ा हुआ, मैंने लिख ली। लड़की ने कहा कि जी बच्चों का भी जो है ना बाप लिख के देगा, बच्चों की मद में ये देगा। मैंने कहा आप क्या कहते हैं, सवाल ही पैदा नहीं होता, कहता नहीं लिखूंगा। मैंने कहा क्यों, कह रहे मुझसे बड़ा बेगैरत कोई नहीं है, मैं लिखूं कल बच्चे बोलेंगे अब्बा जो हमें ये खर्च कर रहे थे ना एग्रीमेंट की वजह से कर रहे थे खर्चा, पता नहीं खुश थे या नहीं थे, चूंकि झगड़ा हुआ था लिखवाया गया था अब्बा से, उसने बोला भाई तेरा मेरा जो झगड़ा है उसका लिखवा, बच्चे जितने तेरे हैं उतने ही मेरे भी हैं, मैं बाप हूं तेरे मशवरे से नहीं खर्च करूंगा मैं। मैंने कहा यार खुदा की कसम दिल चाह रहा तो उसको गले लगाऊं, लेकिन मैंने कहा ये सालिस के लिए मुनासिब नहीं होता ना किसी एक को फेवर दे वो। तो उसने कहा मैंने कभी जुल्म, या तो चर्जी हो हीरोइनची हो बच्चों को टॉर्चर कर रहा हो मार रहा हो भूखे मर रहे हो तो एक अलग बात है ना, फिर तो जालिम होना साबित हो गया ना, वो तो एक अलग बात है, उसमें तो हम भी लिखवाएंगे भाई तू लिख, जालिम नहीं है नॉर्मल बाप है, झगड़ा मियां बीवी का है, बच्चों बाप का थोड़ी है वगैरह, मैं क्यों लिख के दूं भाई। तो ये आईक्यू लेवल ऐसा अल्लाह ने कम लोगों को दिया है। मैंने कहा ये गैरतमंद आदमी, उसने कहा मैं तेरी वजह से थोड़ी दूंगा अपने बच्चों को कि तेरे कहने पर मैं अपने बच्चों पे, कल तू बड़े होकर बोलेगी मैंने लिखवाया था जो तुम्हें ये इतने पैसे देते हैं, मैं ना लिखवाती तो नहीं देते, क्या क्या मेरी क्या 2% की इज्जत रह जाएगी, मैं जितने तेरे बच्चे हैं उतने क्या है और तुझसे ज्यादा मैं भी खैर खाऊं इसका, ऐसे मेरे सामने बोल रहा है। मैंने कहा दिल जा रहा था अलग से इसको बोलूं वेल डन, चुपके से ना खानदानी डटा रहा है, खानदानी लोग भी होते हैं दुनिया में, समझते हो, ये ऐसे ही है जैसे माँ से लिखवा रहे हैं कि बच्चे को मोहब्बत देगी, माँ कहेगी तेरे मशवरे से मैं अपने बच्चे को मोहब्बत, शोहर लिखवाए ना बीवी से, या तो बीवी जालिम हो चर्सी हीरोइन की टाइप की कोई मिल गई बच्चों को, कभी चूल्हे पे रख के आ गई कभी तवे पे बिठा दी, इस टाइप की बीवी अगर हो फिर तो लिखवाता हुआ समझ में आता है, आदमी कहेगा भाई तू नहीं कर रही, नॉर्मल माँ हो और बाप लिखवा रहा हो कि तू बच्चे को जब रोएगा दूध पिलाएगी, 3:05 पे दूध पिलाने का टाइम शुरू होगा, एक कानून स्टैम्प पेपर भी लिख रहे, और फिर तू बच्चे को दिन में 50 प्यार करेगी, ठीक है ना, बच्चा जब रोएगा तो तू गोद में उठाएगी, ये सारी शिखें, माँ कहेगी तू ही जन लेता फिर, क्या ख्याल है भाई तेरे मशवरे से नहीं, ये मेरा बेटा है मेरी ममता है, तुम्हारे मशवरे से मैं इसको मोहब्बत नहीं दूंगी। तो जैसे माँ को गैरत आएगी जो ओरिजिनल माँ होगी, हाँ पड़ोसियों का बच्चा लेके आई हुई है फिर हो सकता है उसको गैरत ना आए, लेकिन अपना बच्चा है वो खुद ही जाना है तो बोलेगी भाई इसके लिए मुझे आपके मशवरे की बिल्कुल भी जरूरत नहीं है। तो ऐसे ही ना कुछ लोग फंटर बन के माँ बाप को समझा रहे होते हैं, ससुराल वाले समझा रहे होते हैं, देखिए बच्चे को जरा तरबियत करें आप, देखिए बच्चे को, आदमी को गुस्सा आता है। एक वाक्य और सुना दूं, एक आदमी का फोन आया मेरे पास, बड़ा मजे का वाक्य यार, ये जो नॉर्मली सोसाइटी में हो रहा है ना, गरीब था, बच्चों को ज्यादा महंगे स्कूल में पढ़ा नहीं सकता था, बच्चे स्पीड से पैदा तो मेरे मशवरे पे कर लिए आमदन इतनी नहीं थी कि ज्यादा अच्छे स्कूल में, शरीयत का हुक्म है आमदन मत देखो यार, ये तो अल्लाह खिलाने वाला है, अच्छे स्कूल के पैसे हैं तो ठीक है, नहीं तो पढ़ाओ भी नहीं, ट्यूटर लगवा दो घर में, खुद ही जितना आता है पढ़ा दो, पैसे हैं तो पढ़ाओ अच्छी से अच्छी तालीम, तो नहीं है तो कोई बात नहीं, टमाटर का ठेला लगाए, हमारी नजर में टमाटर वाले भी जन्नत में जाएंगे, कोई इतना बड़ा मसला, ये तो लिबरल सेकुलर लोगों के हैं कि हर आदमी लैंड क्रूजर में घूमे लग्जरी स्टाइल, इसका मतलब गरीब तो नाकाम है, अगर गरीब नाकाम होता तो हमारे नबी तो सबसे ज्यादा मिस्कीन थे, हजरत मूसा क्या थे मिस्कीन, तो हम तो कहते हैं बच्चे पैदा करो लग्जरी लाइफ स्टाइल दे सकते हो तो दे दो, नहीं तो गरीबों वाली जिंदगी गुजारो, क्या है इसमें, अल्लाह पे तवक्कुल करो। तो उसके भी ऐसे ही कुछ हो गया, अब बड़े स्कूलों में पढ़ाने के पैसे नहीं थे, ससुराल ताने देता है ऐसे मौके पे, कह रहे मेरी सास का फोन आता है, बीवी भी तंग करती है फला स्कूल में, कह रहे मेरी आमदन नहीं है, मैं कर्जे लूंगा लोगों से यार, हाथ मेरा बहुत खाने पीने का भी नहीं रहूंगा, कह रहे मैंने इतना समझाया, मैंने कहा फिर आप अपनी सास से ही कहते ना मेरा बेटा है, आप लोग क्यों बीच में दखल अंदाजी कर रहे हो, तो कह रहे मैं ये सास को कहता हूं लेकिन सास पता है क्या कहती है, क्या हमारा कुछ नहीं लगता, ये सिर्फ तुम्हारा बच्चा है, क्या हमारा कोई रिश्ता नहीं है, कह रहे यहां आके मैं क्या हो जाता हूं, खामोश यार जाहिर है। मैंने कहा इन्होंने तो मसला हल कर दिया भाई, इन्होंने जब कहा ना हमारा भी कुछ लगता है, ये तो मसला क्या हो गया हल। मैंने कहा आप इनसे, अब आपकी सास आपसे बोले ना कि इसको डीकन हाउस में दाखिल कराओ, आपको मेरे पास फीसें नहीं है, आप क्यों मशवरा दे रही है, मेरा बेटा है मैं जहां मर्जी दाखिल कराऊं। सास कहे हमारा भी तो है, आप बोले बिल्कुल आपका भी है, लिहाजा आधी फीस कौन देगा, आप देंगे। फ्री फोकट का तो हर आदमी का अपना है, क्या ख्याल है, फ्री फोकट का फिर तो हर आदमी का बच्चा है, सारे महल्ले के बच्चे किसके हैं भाई, मेरे और आपके बच्चे। जिम्मेदारियां उठाने वाला बच्चा सिर्फ अपना ही होता है जिसकी आप जिम्मेदारी उठाते हो। तो मैंने कहा आइंदा सास कहे ना हमारा भी तो है, उनसे कहें बिल्कुल आपका भी है, लिहाजा आधी फीस मैं दूंगा, आधी कौन देगा, आप। तो वो कहता है उसके बाद से प्रोग्राम बढ़ गया उसके बाद प्रोग्राम बिल्कुल भी जारी नहीं रहा, मेरा ख्याल है ऐसा ही हुआ होगा। अच्छा खैर, तो अब्बा और अम्मा जितने खैरख्वाह होते हैं ना औलाद के, तो महल्ले वालों को और दूसरे रिश्तेदारों को ज्यादा फंटर बनने की कोशिश नहीं। हाँ कोई वाजे जुल्म सामने आ रहा है, चर्सी हीरोइन की मार तब तो एक अलग बात है, वहां ठीक है, लेकिन नॉर्मली ऐसा नहीं होता। उन लोग ना ज्यादा फंटर बन के मशवरे दे रहे होते हैं, उस आदमी को गुस्सा आता है, बोलता है मेरा औलाद है तू, मेरे को तो हमारा बाप है जो हमको समझा रहा है, अल्लाह समझने की अमल की तौफीक अता फरमाए।